मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नूमिनु बिही व नतवक्कलु अलैह व नऊदु बिललाहि मिन शुरूरि अनफुसिना व मिन सय्यिआति अमालिना من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فلا وربك لا يؤمنون حتى يحكموك فيما شجر بينهم ثم لا يجدوا في أنفسهم حرجا مما قضيت ويسلموا تسليما۔ قرآن مجید کی ایک آیت تلاوت کی ہے، اللہ تعالیٰ سے دعا ہے اللہ تعالیٰ صحیح طرح سے بات کہنے کی، سننے کی، سمجھنے کی اور پھر عمل کی اللہ تعالیٰ توفیق عطا فرمائے۔ یہ بھائی لاہور سے آئے ہیں، بیان سے اس کا تعلق نہیں ہے لیکن ایک اہم بات ہے۔ لاہور کا جب بھی تصور دماغ میں آتا ہے نا، مستیوں کا تصور لازمی آتا ہے دماغ میں۔ میں پورے پاکستان میں تقریباً ہر جگہ ہی رہا ہوں، پنجاب والوں کو جتنی مستی میں نے دیکھا ہے اتنا میں نے پورے ملک میں کسی کو نہیں دیکھا۔ ہر وقت مستی کے موڈ میں ہوتے ہیں، اور پنجاب میں لاہور اور فیصل آباد یہ دو شہر ایسے ہیں کہ ان کے لوگوں سے آپ ملو، آپ 80 سال کے بوڑھے سے بھی ملو گے نا، وہ بھی مستی میں ہوگا، جگتیں کر رہا ہوگا۔ تو میں بڑا سوچتا تھا، مجھے تھوڑا شوق ہے سوچنے کا کہ یہ کیوں اتنے مستی میں رہتے ہیں۔ یعنی لاہور میں بھی ہمارے ایک دوست ہیں جن کے یہاں میں جاتا ہوں، تو ان کے تایا 80 سال کے ہیں ماشاءاللہ، تو صحت اچھی ہے، جب جاؤ لطیفے بازی شروع۔ اور جگتیں سمجھتے ہیں نا، جگت کا لفظ ہم نے وہاں سے سیکھا ہے، کراچی میں تو ہم نہیں جانتے تھے جگت کسے کہتے ہیں۔ جگتیں لگاتے ہیں، کیا کہتے ہیں، مارتے ہیں، اچھا جگتیں مارتے ہیں۔ فیصل آباد میں بھی ہے اور لاہور میں بھی، تھوڑا سا ڈفرینٹ اسٹائل ہے لیکن مستی میں۔ اس کی وجہ پتہ ہے کیا ہے؟ بہت ساری وجوہات ہوں گی، ایک بڑی وجہ صحت ہے۔ جب انسان کی صحت اچھی ہوتی ہے نا، وہ خوش ہوتا ہے۔ صحت کا آپ کی خوشی سے بہت گہرا تعلق ہے۔ ہمارے ہاں بہت ساری چیزوں کو لوگ فوکس کرتے ہیں خوش رہنے کے لیے، صحت کو فوکس نہیں کرتے۔ تو اس لیے میرا ٹاپک میڈیکل سائنس نہیں ہے، نہ میں ڈاکٹروں کی فیلڈ میں ٹانگ اڑاتا ہوں، ایک بات کہہ کے بس میں آگے چلتا ہوں۔ پنجاب والے تو میٹھا بہت کھاتے ہیں، لیکن اس کی صحت کی وجہ میٹھا کھانا نہیں ہے، کوئی اور وجوہات ہیں، آب و ہوا ہے۔ جن علاقوں میں گرمی دبا کے پڑتی ہو اور سردی بھی دبا کے پڑتی ہو، ان علاقوں کے لوگ صحت مند ہوتے ہیں عام طور پہ، یہ اصول یاد رکھیں۔ جن علاقوں میں سردیوں میں سردی دبا کے پڑتی ہو اور گرمیوں میں گرمی، کیونکہ یہ باڈی کی ضرورت ہے، سردیوں میں ٹھنڈک چاہیے ہمیں، یعنی ہمیں ہماری باڈی کو سردی بھی چاہیے گرمی بھی چاہیے۔ فارورڈ کر کے چلا رہا ہوں کیونکہ میڈیکل سائنس میرا ٹاپک نہیں ہے، پھر لوگ کہتے ہیں کہ یہ مولوی صاحب جو ہے نا۔ تو ان علاقوں میں صحتیں اچھی ہوتی ہیں عام طور پہ۔ تو آپ لوگ ایک کام کر لو نا، بہت حد تک خوش خود بخود رہنا شروع کر دو گے، میٹھا کھانا چھوڑ دو خالی، اور کھانا کم کر دو اپنی زندگی میں۔ لاہور والے تو پھوڑتے ہیں، کھاتے نہیں ہیں، میں نے بتایا ان کی صحت زیادہ کھانے کی وجہ سے اچھی نہیں ہے، آب و ہوا کی وجہ سے اچھی ہے۔ اب تو لاہور کی ہوا بھی خراب ہو گئی ہے، نئی نسل کا پتہ نہیں کیا ہوگا، لیکن اب تک جو نسل چلتی آ رہی تھی وہ اچھی آب و ہوا میں تھی، اب لاہور خراب ہوتا جا رہا ہے۔ تو میٹھا کھانا چھوڑ دیں، بہت سارے مسائل آپ کے اسی سے حل ہو جائیں گے۔ جب آپ خوراک کمی کی عادی ہو جائے گی نا، آپ گلوکوز باڈی میں کم بنے گا، انسولین کم خارج ہوگی، لو کارب ڈائٹ لیں گے، روٹی چاول آلو پراٹھے کم کر دیں گے، تھوڑا بھوکا رہنا سیکھیں گے، آپ چند دن کی ٹینشن ہے، اس کے بعد آپ دیکھو، آپ بولو گے مفتی صاحب کیا خاندانی، آپ ہمیں ٹوٹکا اور نسخہ دے کے چلے گئے۔ اب باقی ڈیٹیل آپ ڈاکٹروں سے پوچھ لیے گا۔ हाँ ये रफी भाई कह रहे हैं लाहौर वाले खुश इसलिए भी रहते हैं कि एक वजह ये भी है सुबह सुबह उठते हैं, एक और वजह भी है मेहनती बहुत है, हकीकत है। कारोबार के पीछे पागलों की तरफ पढ़ते हैं, पढ़ाई के पीछे हमारे जितने रिश्तेदार पंजाब में थे पढ़ लिए, जो कराची में थे सिवाय बातें फेंकने के अलावा कुछ भी नहीं आता, बातें फेंकते रहते हैं। आप देखो मुंह में गुटका रख के ना जब भी मिलोगे बातें इतनी बड़ी बड़ी कर रहा। तो मेहनती बहुत है, इसमें दो राय नहीं हो सकती, मेहनती बहुत है। सेहत केपीके वालों की अच्छी है, हड्डियां मजबूत है, वो केपीके का जाहिर है पहाड़ी इलाका है, पानी वानी में मिनरल्स बहुत हैं। अब तो वो भी नेस्ले पे और एक्वाफीना पे आ गए हैं, अगली नस्लों का तो अल्लाह ही हाफिज है। खैर तो खुलासा ये निकला, खाना कम खाया करो भाई, खाना क्या करो कम खाओ, इससे खुश रहोगे। वक्ती तौर पे टेंशन होगी, थोड़े दिन तक आपको दिमाग डिप्रेशन स्ट्रेस में जाएगा कि दिल जाएगा खा जाऊं खा जाऊं खा जाऊं, लेकिन जब आदी हो जाओगे तो फिर आपको ऐसा लगेगा कि आप दोबारा से रिवर्स हो रहे हो, ठीक है ना। हमारी शरीयत ने कम खाने पे सिर्फ जोर नहीं लगाया, बहुत ज्यादा जोर लगाया है, और कम खाने से कोई वीकनेस कोई कमजोरी नहीं होती। वक्ती तौर पर होगी, लगेगा कि जैसे मैं कमजोर हूं, वो उसकी वजह है कि आदत पड़ चुकी है, जैसे सुट्टा लगाने की आदत होती है ना, जब सुट्टा नहीं मिलता तो क्या होता है, कोई काम ही नहीं होता। तो थोड़े दिन की टेंशन है, उसके बाद जिंदगी बन जाएगी यार, मजा आएगा, जीने का मजा आना शुरू हो जाएगा। ये हवाई बातें नहीं है, जिन लोगों ने इस पर अमल किया है ना उनकी मैं कभी हो सकता है पॉडकास्ट में उनका मैं इंटरव्यू करूं कि पहले आप तीन टाइम खाते थे क्या थे, दो टाइम पे आए तो क्या हुए, और दो टाइम में भी कम कर दिया तो क्या हो गया, तो बताएंगे आपको क्या हो गया। तो हमारे मजहब का भी हिस्सा है, इसलिए खाना पीने को कम करो कम। और मैं इसलिए तरकीब दे रहा हूं ताकि मैं अपने आप पर भी अमल करूं, क्योंकि मैं भी फोड़ता फाड़ता, जब तबीयत से मुझे मूड होता है ना तबीयत से हम भी फोड़ देते हैं। खैर तो ये जो मैंने कुरान मजीद की आयत पढ़ी है मेरे भाई, ये मैं कम खाने पर देखो इसलिए भी तरकीब देता हूं कि ये टॉपिक मेडिकल साइंस का है लेकिन मजहब का भी है। वजह उसकी है कि सुस्ती के साथ दीन और मजहब पे चलना मुमकिन नहीं है। एक बात याद रखो, सुस्ती के साथ खुश रहना मुमकिन, बोलो, सुस्त आदमी जिंदगी में कभी भी खुश नहीं हो सकता, कितनी ही खुशियों के असबाब इकट्ठे कर ले वो खुश नहीं रहेगा। सुस्त आदमी को आप बटन ला के दे दो ना कि जो मांगेगा तेरी ख्वाहिश पूरी होगी, फिर भी वो डिप्रेशन में जाएगा। अब मैं आपको क्या बताऊं, अब मुझे ये चीजें मिसालों से समझानी पड़ती हैं। देखो हमारा मजहब ये चाहता है कि हम दुनिया में टेंशन में रहें या खुश रहें, बोलो खुश रहें, अल्लाह भी ये चाहते हैं ना, तभी तो अल्लाह ने कुरान में कहा कि जो मेरी याद को जिंदा करेगा फलनुहयिन्नहु हयातन तय्यिबा, दुनिया में पाकीजा जिंदगी दूंगा, खुश जिंदगी, अच्छी जिंदगी दूंगा, अच्छी खुश वाली जिंदगी होती है जिसमें अगर परेशानियां आए भी तो सबर की तौफीक मिल जाए। और कुरान में दूसरी जगह अल्लाह ने फरमाया अला बिज़िक्रिल्लाही तत्मइन्नुल क़ुलूब, फरमाया अल्लाह को याद करने से दिलों को सुकून मिलता है। इससे पता चलता है कि अल्लाह ताला अपने नेक बंदों को सुकून में देखना चाहते हैं। पता चला कि नहीं पता चला, तभी तो जिक्र करने वालों को नकद इनाम क्या देते हैं, बोल इतना भी मत कम खाओ, कम मत खाओ क्या। अल्लाह ताला जो अल्लाह का जिक्र करते हैं नेक बंदे, उनको नकद इनाम फौरी जो दुनिया में मिलता है वो क्या मिलता है, सुकून, इत्मीनान कल्ब, है ना। तो भाई अल्लाह अगर किसी को आजमा के कोई गिफ्ट दे रहे हैं, वो गिफ्ट छोटा गिफ्ट हो सकता है। अल्लाह ने ये नहीं कहा अला बिज़िक्रिल्लाही यगना या यस्तगनिल फुकारा, ये नहीं अल्लाह ने फरमाया कि गरीब आदमियों को जिक्र के जरिए पैसा मिलता है। अगर अल्लाह ये कह देते जो जिक्र करेगा पैसा मिलेगा, सारी दुनिया जिक्र कर रही होती बैठ के, क्या ख्याल है। मैं दो चीजों को भाई बहुत ज्यादा फोकस, एक डिप्रेशन पे बयान बहुत करता हूं, आपने देखा होगा, शादियों पे करता ही हूं, लेकिन उसके अलावा और एक सुस्ती काहली के खिलाफ बहुत बयान करता हूं। उसकी वजह फिर खाने पे आ जाता हूं मैं कि कम खाओ। तो लोग एक इश्काल करते हैं, अबे क्या खाना, ये कुरान और सुन्नत की बातें करो हमारे सामने, ये क्या कि दो वक्त खाओ, कम खाओ, मीठा कम खाओ, वर्जिश करो, ये क्या कुरान और सुन्नत है यार, ये लोग इस तरह की बातें करते हैं। काइंडली आपकी खिदमत में अर्ज ये है कि ये कुरान और सुन्नत ही की बातें कर रहा हूं मैं, ये तौरात और इंजील की बातें नहीं कर रहा, बल्कि ये तो तौरात और इंजील की भी हैं और कुरान की भी हैं, ये तो तमाम अदियान में मुश्तरक बातें हैं। देखो हमारा दीन बहुत वसी है, इसमें अहकामात बहुत ज्यादा हैं, बहुत ज्यादा अहकाम। जब दरख्तों पे फल बहुत ज्यादा होते हैं, एक एक करके नहीं तोड़ा जाता, ऐसे पूरे दरख्त को हिलाया जाता है, ऐसा ही है ना। जामन के दरख्त देखे आप लोगों ने, उसमें जब जामन निकलते हैं कितने ज्यादा होते हैं। शहतूत के देखें गिलगित में आप जाओ, इतने मीठा शहतूत है गिलगित का, चित्राल का। तो उसमें ये नहीं होता कि यूं करके एक शहतूत तोड़ा, फिर यूं तोड़ा, नीचे चादर रखते हैं भाई वीडियो ना बनाए, और यूं 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 करके उसको झाड़ दिया, दे दनादन शहतूत का एक अंबार लग जाता है। तो हम भी चाहते हैं कि शरीयत का एक एक हुक्म, नमाज है, जकात है, रोजा है, अखलाक है, और सदका व खैरात है, गुस्से पे कंट्रोल करना है, फिर बदनजरी यानी नजर की हिफाजत, बहुत सारे अहकाम हैं, इन सब की जड़ दो तीन चीजों के गिर्द घूमती है। दुनिया की मोहब्बत खत्म करो, दुनिया को मुसाफिर खाना समझो, समझ रहे हो। नंबर दो, सुस्ती को क्या करो, भगाओ। सुस्त आदमी कभी भी दीन पे नहीं चल सकता। इस सुस्ती के खत्म होने से सिर्फ हमारा दीन ठीक नहीं होगा, हमारी दुनिया भी ठीक हो जाएगी। और इसी से मुंसलिक है खुश रहना सीखो। जो डिप्रेस्ड आदमी होता है हर वक्त टेंशन में, ऐसा जैसे तवे पे बैठा हुआ हो, वो कभी भी दीन पे नहीं चल सकता, उसको अच्छी ही नहीं लगती दीन की बातें। चार शादियां तो वो खाक करेगा, उसको एक की बात भी अच्छी नहीं लगती, टेंशन। आज के मसाइल तो देखो ना आप, हर आदमी ऐसा लगता है तवे पे बैठा हुआ है, कमेंट्स में लगता है ना। अब जैसे मैंने वो मेरे वीडियो गई ना, हाँ शुभ सरकार आगे क्यों बैठी थी, मैं बताना ही भूल गया ये तो मैं भूल ही गया। अच्छा मेरी शुभ सरकार से मुलाकात हुई, मुझे भी बहुत हंसी आई है यार, शुभ सरकार को भी बहुत हंसी आई। खैर, तो शुभ सरकार को इसलिए आगे बैठाया हुआ था, आगे का तो मुझे पता नहीं, बैठाया हुआ इसलिए था। लोग कह रहे हैं कैसी ओलमा कन्वेंशन है जिसमें शुभ सरकार आई हुई है। वजह उसकी है कि फौजियों ना, फौजियों में बाज फौजी लोग उससे दम करवाते रहे, अकीदत है उनको, फौज में बाज लोगों को शुभ सरकार से अकीदत है, पीर बनाया हुआ है। तभी तो मैं कहता हूं ये जो आमिल लोग हैं अच्छे अच्छों की खोपड़ी को खराब कर देते हैं। तो ये जो बड़े बड़े उलमा जो है ना, जब इन आमिलों से बेवकूफ बन जाते हैं, तो वजीर आजम का बेवकूफ बनना इन आमिलों से, ये कोई अचंभे की बात नहीं है। और इसी तरह फौज के बाद अफसरानों का बेवकूफ बनना कोई अचंभे की बात नहीं है। ये ऐसे कैप्चर करते हैं ना दिमागों को। तो फौज में इतने असर रसूख इस आदमी ने बना लिया है, इन मोहतरम साहब ने दम कर करके उनके जिन चुड़ैल भूत भगा भगा के, तो वो एक असर है। वो इकरारुल हसन आहिस्ता आहिस्ता वो असर क्या करेगा, निकालेगा इंशाल्लाह, काफी हद तक तो निकाल लिया है। तो इनके बहुत ही इनके होते हैं, हम पे असर नहीं होता, बस अल्लाह का बड़ा फजल है। आर्मी चीफ तो नहीं, मुझे नहीं पता आर्मी चीफ का क्या हाल है, मैं इस पे तबसर नहीं करूंगा, लेकिन जो फौज के बहुत सारे ऑफिसर्स ऐसे हैं जो शुभ सरकार को समझते हैं कि ये बहुत पहुंची हुई सरकार है, तो ये दिमाग खराब हो गया उन अफसरों का, और कुछ भी नहीं है। उन अफसरों की खोपड़ी क्या हो गई है भाई, आउट हो गई है। कभी मेरे पास आओ तो मैं बताऊंगा कि जिन मुझे तुम इससे अच्छा भगाना आता है, मेरे पास आओ कभी खुशबू लगा के, तो आपके सारे जिन इंशाल्लाह चार सेकंड में, पांचवा नहीं होने दूंगा सेकंड, मुझे जितना अच्छा जिन भगाना आता है ना, इतना किसी को नहीं आता, ये ध्यान में रखना। और उसका तरीका ये है मेरा जिन भगाने का, कि जो जिन भगा रहे हैं ना उसको भगा दो यहां से। मैंने बहुत से लोगों के इलाज किए हैं, एक आदमी का तो मैंने इलाज किया, उसकी बीवी का इलाज, उस पर जिन आते थे यूं कलाबाजियां, वो बेचारा फोन करता था मुझे, यार मेरी बीवी पागल, गर्दन दब रही है, ये कर रहा, मर रही है, यूं हो रहा है, यूं हो रहा है, कतर से फोन करता था। मैंने उसको बोला ये किससे इलाज कर रही है, उन्होंने कहा कराची के बड़े मुफ्ती साहब है। मैंने कहा उल्लू का यानी मस्जिद में ऐसा गाली देना मुनासिब नहीं है, मैंने कहा बहुत बड़ा पट्टा है वो, उल्लू खुद लगा देना बाद में घर जाके, हटाओ उसको वहां से, इलाज छुड़वाओ। कह रहे वो तो मुफ्ती है भाई। मैंने कहा भाई दो नंबर आदमी है, छोड़ दो मुफ्ती, मुफ्ती मुफ्ती नहीं होगा, हर आदमी नाम के साथ मुफ्ती लगाता है। कह रहे वो तो मर जाएगी। मैंने कहा भाई मरने दे, मरने दे, जब तक जहनी तौर पर इसके लिए तू तैयार नहीं हुआ ना कि मर जाएगी इसका इलाज नहीं कराऊंगा, उस वक्त तक जिन नहीं भागेगा। फिर रात को 4 बजे फोन कर रहे हैं, मर रही है, मैं फोन कर दूं। मैंने कहा भाई तेरी बीवी ठीक होने वाली नहीं है, तेरे अंदर ही कॉन्फिडेंस नहीं है ना। कह रहे मैं मुफ्ती साहब को फोन करता हूं तो ठीक हो जाती है। मैंने कहा भाई या तो इसको इश्क हो गया मुफ्ती साहब से, बड़े बड़े इश्क के वाकयात होते हैं, या ये कि वो मुफ्ती ही जिन भेज रहा है इसके ऊपर। मैंने कहा मरने दे, मरने दे। फिर फोन कर दिया उसने 4 बजे मुफ्ती साहब को, उन्होंने कुछ फूफा की है, शुभ सरकार से लीड लेके यहां पार्सल की है तो ठीक हो गई वो। कह रहे हैं यार ठीक हो गई। मैंने कहा ये कभी भी ठीक नहीं होगी, मेरी गारंटी है, लिख ले, ये हमेशा इसी तरह तड़पती रहेगी पूरी जिंदगी। फिर दोबारा जब हुआ ना तो उसने नहीं किया फोन, मुझे फोन किया। मैंने कहा नहीं करना इसको, ना दम करवाना किसी से भी, बोलो मर जा बेगम, नहीं कोई फूंक नहीं लगेगी, खुद जितनी फूंके लगानी है लगा दे, आयतल कुर्सी पढ़ के, उस पे हमें वो नहीं है। यही हुआ, अल्लाह का फजल है, कुछ घंटों तक उसने सबर किया, फोन आया ठीक हो गई है। मैंने कहा देख मर जा, ये अकीदा बना ले, मर जाएगी मरने दूंगा। अब लोग कह, खवातीन शायद गुस्से होंगी, अच्छा ये तो चाहते हैं कि बीवियां मरें। भाई मैं चाहता हूं कि नहीं मरे, तभी मैं उनको उनमें ये कॉन्फिडेंस भर रहा हूं। मैं चाहता हूं कि नहीं मरे, वरना मरेगी, या तो मर जाएगी या उसमें मर जाएगी जो दम कर रहा है। दोनों में हमने बहुत आमिलों को देखा है भगाते हुए बीवियों को, लोगों की कब्जा करते हैं, सारे आमिल नहीं करते लेकिन बहुत से करते हैं ये काम। तो वही हुआ, फिर उसने उसमें हिम्मत आई, उसने नहीं किया। 1, 2, 3 हफ्ता 1 महीने के बाद ठीक हो गई। उसने बीवी को बोल दिया कि भाई दम बम नहीं होगा, मरना है मर जाए यहीं पे। अल्लाह का शुक्र है ठीक हो गई। जब ठीक हुई है तो उसने मुझे 10,000 रुपए हदिया भेजे। ये बात होगी 2009 या 2010 की। कहा यार, मैंने कहा भाई मैं नहीं, मैं फ्री में इलाज करता हूं लोगों का, हमारा कोई मुआवजा नहीं। कह रहा आपने मेरी इतनी बड़ी टेंशन दूर कर दी। वहां से हदिया भेजा उसने। अच्छा खैर, फिर क्या हुआ आपको पता है, एक चीज होती है जिसको कहते हैं इंसेक्ट, इसका घर जाके तर्जमा कर लेना, मस्जिद में मुनासिब नहीं। उस एक क्या चीज होती है इंसेक्ट, ठीक है गूगल पे देख लेना, यहां मस्जिद में नहीं, मस्जिद में बिल्कुल मुनासिब नहीं है। जिसको ये हो जाए ना उसका दुनिया में कोई इलाज नहीं है। वही हुआ, ठीक हो गई थी अच्छी भली। फिर कहते हैं एक बुजुर्ग हमारे घर में आए हैं हजरत, उन्होंने बता दिया कि मैंने कौन सी घड़ी पहनी हुई है, हालांकि उन्होंने घड़ी देखी नहीं थी, ये बिल्कुल ठीक लग रहे हैं मुझे। मैंने कहा तू नहीं सुधरेगा। कह रहे उन्होंने कैसे बता दिया मेरी घड़ी है, हालांकि देखी नहीं थी। अबे भाई कुछ भी होगा बता दिया होगा, बड़े शोभदे होते हैं दुनिया में यार। कह रहे नहीं हजरत ये ठीक है, वो तो ठीक नहीं थी ये। मैंने कहा तुम्हारी किस्मत, तुम्हारी नस्लें बर्बाद होंगी, ये 10,000 भी मेरा दिल चाह रहा था वापस ले अपना, हमें नहीं चाहिए ये, अब तक बर्बाद हो चुका होगा, अल्लाह बचा के रखे। लेकिन ये जब एक दफा इंसेक्ट किसी को हो जाए ना आमिलों वाला, ये इंसेक्ट चाहे देवबंदी को हो, बरेलवी को हो, अहले हदीस को हो, किसी डॉक्टर को हो, इंजीनियर को हो, प्रोफेसर को हो, या किसी फौज के बहुत बड़े ऑफिसर को, ये इंसेक्ट खत्म नहीं होता। जो जिनको नहीं आती इंग्लिश में इंसेक्ट किसे कहते हैं, वो बयान के दौरान ही गूगल पे इंसेक्ट लिख लें, ठीक है, ये कभी भी इंसेक्ट खत्म नहीं होता। अबे हमें देखो कितने कॉन्फिडेंटली हम इन आमिलों को पुकारते हैं यार। मैंने शुभ सरकार से गले मिला, मैं कि बारह इंसानियत के नाते जब कोई मिलता है तो आप मिलते हैं। मैंने कहा एक फूंक हम पे भी लगा दो यार शुभ सरकार। अच्छा कमाल है, दोनों हंस रहे थे, मुझे हंस इसलिए रहा था कि हो क्या रहा है, व्हाट्स गोइंग ऑन, किस यानी दो 180 डिग्री आपस में क्या कर रही है, मुलाकात कर रही है। तो मैंने कान में कहा एक फूंक हमारे भी लगा दो यार। तो खैर, तो देखो हमारे जो मजहब है ना, मजहब में मैं ये चंद चीजों को क्यों बहुत ज्यादा फोकस करता हूं कि ये जड़ है, ये क्या है, बुनियाद है। जब तक ये बुनियाद ठीक नहीं होगी आप दीन और मजहब को फॉलो नहीं कर सकते। तो मैं इसकी मिसाल दे रहा था कि अल्लाह ताला चाहते हैं हम परेशान रहें या खुश रहें, बोलो। ये जो अल्लाह ने कहा ना कि हम तुम्हें आजमाइशों में डालेंगे, لیکن جو لوگ صبر کریں گے اور کہیں گے ہم اللہ کے غلام ہیں, تو یہ اللہ نے ہمیں آیت کیوں بتائی ہے؟ تاکہ ہمارے دل میں غم کو برداشت کرنا آسان ہو جائے, ہم غمگین نہ ہو, کیونکہ غم تو آئیں گے, یہ ہو نہیں سکتا کہ دنیا میں پریشانیاں نہ آئیں, یہ ناممکن ہے, یہ ہر شخص کو آتی ہیں. آپ سمجھتے ہو بڑے لوگوں کو نہیں آتی؟ بڑے لوگوں کی پریشانیاں بڑے لیول کی ہوتی ہیں, بہت اونچے لیول کی ہوتی ہیں, تو یہ پریشانی تو ہر شخص کو آئے گی. اللہ چاہتے ہیں کہ ان میں برداشت کی عادت ہو جائے, یہ خوش رہنا سیکھیں. تو اسی وجہ سے دنیا میں سب سے بڑا انعام کیا ہے؟ خوشی ہے یا نہیں ہے؟ پیسہ انسان کیوں حاصل کرتا ہے؟ خوش رہنے کے لیے. صحت کیوں چاہتا ہے؟ خوش رہنے کے لیے. تو اللہ نے قرآن میں فرمایا کہ الا بذکر اللہ تطمئن القلوب, اللہ کے ذکر سے دلوں کو سکون ملتا ہے. اب پتہ ہے لوگ وظیفے پڑھتے ہیں پیسہ حاصل کرنے کے لیے, وظیفوں میں اللہ کا ذکر کیا جاتا ہے, حالانکہ اللہ کہہ رہا ہے وظیفوں سے پیسہ نہیں, وظیفوں سے کیا ملے گا؟ سکون ملے گا. سکون کے لیے کوئی وظیفہ نہیں پڑھ رہا ہوتا, کمال کی بات ہے یا نہیں ہے؟ ابے بھائی, صبح شام لوگ ہمارے پاس آتے ہیں, مفتی صاحب پیسے ہی نہیں ہیں, بے روزگاری ہے, بل اتنا آ گیا, دل چاہ رہا ہے وہ بل بکری کو کھلا دیں, ٹھیک ہے, تو آپ کوئی وظیفہ بتائیں, تنخواہ بڑھ جائے ہماری, پیسے بڑھ جائیں. تو میں بتا تو دیتا ہوں, حسبی اللہ ونعم الوکیل یا رزاق, یہ پڑھ لینے چاہیے. لیکن قرآن جو وظیفے بتا رہا ہے پیسے بڑھانے کے لیے نہیں, بلکہ سکون کے لیے. کیا مطلب؟ غربت میں سکون مل جائے گا. آپ کو پیسے مل کے بھی سکون نہ ملے, اس سے بہتر وہ غریب نہیں ہے جو پیسے نہ مل کے اس کو سکون مل رہا ہو, وہ زیادہ اچھا نہیں ہے کیا؟ وہ تو زیادہ اچھا ہے بھائی. اس لیے اللہ فوکس دولت کو نہیں کر رہے, کس کو کر رہے ہیں فوکس؟ سکون کو فوکس کر رہے ہیں اللہ تعالیٰ. میں نے ایسے غریب دیکھے, ایسا دل ہنس رہا ہوتا ہے, مسکرا رہا ہوتا ہے, مستیوں میں. اکثر میں ایک واقعہ بتاتا ہوں نا, ہمارے گھر میں مزدور آتے تھے, والد صاحب حیات تھے, انہوں نے اللہ ان کی مغفرت فرمائے, انہوں نے فرش بنوانا تھا, تو مزدور جو تھے نا صبح سے لگے ہوتے تھے اور گنگنا رہے ہوتے تھے. مزدوروں کے گانے بھی آپ کو پتا ہے پرانے زمانے کے ہوتے ہیں, گنگنا رہے ہوتے تھے اور وہ لگے ہوئے ہوتے تھے نا. شام کے وقت جب وہ پلستر کر رہے تھے فرش میں, تو میں تھا, میری عمر ہوگی 20-22 سال, میں نے کہا یار اس فرش میں نا آپ جو ہمارے صحن کا فرش بنا رہے ہو, یہ تھوڑا سا چکنا فرش ہو, یعنی بالکل جیسے ہوتا ہے نا پلین, ایسا فرش ہو, ایسا بنانا. تو کہنے لگے اب مستی میں ہے نا, شاید لاہور کے ہوں گے. اب ان کو کھیلنے کا موقع مل گیا مجھ سے, انہوں نے کہا یہ فرش آپ چاہتے ہو ذرا چکنا پلین فرش ہو, تو اس میں سرسوں کا تیل ڈلے گا یا ناریل کا, بولا. تو میں نے کہا یار میں لے آتا ہوں ناریل کا تیل, ڈال دو اس میں بھائی, کیا خیال ہے, تھوڑا سا کیا ہو جائے گا, پھسلن پیدا ہو جائے اس میں. کہہ رہے نہیں اس میں ناریل کا تیل ڈلے گا. اب میں جا رہا ہوں لینے کے لیے, وہ تو شوگر ہے, مجھے کسی نے روک دیا, کیا کر رہا ہے بھائی. تو وہ کھیل رہے تھے نا, شام کا وقت تھا, پھر دوبارہ اسی طرح کا کوئی مذاق. تو مجھے پھر میں نے کہا یار تم لوگ بڑے مستی میں ہو, کہتے ہیں یار یہ ہمارا فل مستی کا ٹائم ہوتا ہے, وجہ اس کی ہے, ان کے الفاظ دیکھو, کہہ رہے ہم صبح سے تھکے ہوئے ہیں, مغرب کی اذان ہونے والی ہے, فرش کمپلیٹ کریں گے, گھر جائیں گے, تھکے ہوئے ہیں نا, ٹھیک ٹھاک دہاڑی ملے گی, گھر جائیں گے, نہائیں گے, دھوئیں گے, منجی پہ بیٹھیں گے, بیوی بچے ہمارا انتظار کر رہے ہیں, شدید بھوک میں کھائیں گے کھانا, اس کے بعد لمبے ہو کے سو جائیں گے. کل کا نہیں, دہاڑی آج کی ہے, کل کی نہیں ہے. ان کو اسی میں خوشی ہے, کام ملا ہوا ہے یار, کام ملا ہوا ہے. سمجھ رہے ہو کہ نہیں سمجھ رہے؟ ان کو خوشی اس بات کی ہے کہ ہمیں کیا ملا ہوا ہے, ٹھیک میں کام ملا ہوا ہے, مزدوری مل گئی, یہ بہت بڑی خوشی ہے ان کے لیے. اور انہی دنوں میں کروڑ پتی لوگوں کو ڈپریشن میں دیکھ رہا تھا. تو خوشی کا تعلق, حکیم اختر صاحب رحمہ اللہ تعالی ایک جملہ بڑا اچھا فرمایا کرتے تھے کہ بادشاہ اٹیک ہمیشہ بادشاہ پہ کرتا ہے, بادشاہ کبھی بھی بھنگیوں کو اور نیچے طبقے کو اپنا ہدف نہیں بناتا. کبھی آپ نے کسی ملک کے بادشاہ کا خلاف کسی جمع بادشاہ کا بیان کسی جمعدار کے خلاف نہیں سنا ہوگا, جی سعودی عرب کا بادشاہ کہہ کے پاکستان میں وہ جو فلاں جگہ جو چپڑاسی ہے مجھے بالکل پسند نہیں ہے, وہ کبھی سنا آپ نے؟ بادشاہوں کا ہدف کیا ہوتا ہے؟ وہ ہو سکتا ہے امریکہ کے صدر کے خلاف بیان دے دے, وہ بڑے آدمی کسی اور کے خلاف بیان دے دے, اٹیک بھی کریں گے. اب کبھی نہیں آپ نے سنا ہوگا بادشاہ نے بےچارے کسی رکشہ چلانے والے کو بم سے اڑوا دیا بھائی, الا یہ کہ وہ ایجنٹ ہو کسی کا, پھر وہ رکشے والا ہے نہیں, وہ ہے کوئی اور, وہ کوئی بڑی پھر چیز ہے, وہ روپ دھارا ہوا ہے اس نے. ورنہ اوریجنل کوئی ٹماٹر والا ہو تو کبھی آپ نے دیکھا کہ کسی ملک کی فوج اس ٹماٹر والے پہ اٹیک کر رہی ہے؟ ایسا نہیں ہوتا. حکیم اختر صاحب رحمہ اللہ تعالی فرمایا کرتے تھے کہ بادشاہ ہمیشہ قبضہ کس پہ کرتے ہیں؟ بادشاہوں پہ. فرمایا کہ دل جو ہے یہ پورے جسم کا بادشاہ ہے. دل کیا ہے؟ اللہ کو جب کوئی ناراض کرتا ہے, اللہ کا جب کوئی ذکر نہیں کرتا, تو اللہ تعالیٰ اس سے پیسہ نہیں چھینتے, نہ اس سے گھر چھینتے ہیں, نہ اس سے اس کی جو ہے نا خواہشات چھینتے ہیں. اللہ ڈائریکٹ اٹیک کس پہ کرتے ہیں؟ دل پہ. دل اپنے قبضے میں لے کے پریشانی ڈال دیتے ہیں اس کے اندر. اللہ دل, حدیث میں آتا ہے کہ جو دل ہے نا, بین اصبعی الرحمن, اللہ کی دو انگلیوں کے درمیان میں یہ دل, ایسا کنٹرول ہے اللہ کو. تو اللہ کیا کرتے ہیں؟ دل کو لے کے اس میں کیا ڈال دی؟ بے سکونی بھر دی اس میں. چل بھائی سب کچھ ہے, خوشیوں کے سارے اسباب, ہزار گز کا بنگلہ, واش روم ایسا, غریب آدمی جائے بولا یار ایسا تو میرا بیڈ روم نہیں ہے جیسا ان کا واش روم ہے, ہر ہر کمرے میں اے سی لگا ہوا ہے, بل کی کوئی ٹینشن نہیں, اتنا پیسہ, روڈیں صاف, سڑکیں صاف, کوئی ٹینشن نہیں. اور آج کل کے جو سیکولر لبرل لوگ ہیں ان کو تو وہ والی ٹینشن ہے ہی نہیں جو ایک مولانا ٹائپ کے لوگوں کو ہوتی ہیں. سمجھ گئے ہو گئے آپ بھائی؟ وہ جو ٹینشن, جو جس کو ساری دنیا ٹینشن سمجھتی ہے, یعنی شادی کو, بیوی کو, تو وہ والی ٹینشن سے تو یہ کیا ہوتے ہیں, بالکل آزاد ہے. گرل فرینڈ والا سیٹ اپ چل رہا ہے ان لوگوں کا, اتنا کچھ, کوئی ٹینشن بظاہر نہیں ہے. اللہ کہتے ہیں کوئی بات نہیں, تو نے مجھے ناراض کیا نا, تو ان تمام تر وسائل کے باوجود تجھے ناکام کروں گا میں. کیونکہ اگر وسائل چھین لیتا نا اللہ تعالیٰ, پھر تو بھائی ہر ایک کو ٹینشن ہو جاتی ہے. اللہ کہتا ہے ان ساری خوشیوں میں میں ان خوشیوں پہ اٹیک نہیں کروں گا, میں بادشاہ ہوں. بادشاہ حملہ کس پہ کرتے ہیں؟ بادشاہوں پہ. تیرے دل کو اپنے قبضے میں لے کے اس میں سے سکون نکال کے اس کی جگہ کیا ڈال دوں گا؟ بے سکونی. جتنا گناہوں میں لذت حاصل کرنے کے لیے آگے بڑھے گا نا, اچھا پھر ایسا شخص کیا کرتا ہے جب بے سکون ہوتا ہے؟ تو پھر وہ سکون کے لیے شراب کباب کی طرف جاتا ہے, لڑکیوں کی طرف جائے گا, زنا کی طرف جائے گا, دوستیوں کی طرف جائے گا, فوہش موویز کی طرف جائے گا. اللہ کہتے ہیں کہ اب جتنا ان چیزوں میں جائے گا نا, وقتی خوشی ملے گی, وقتی راحت, لیکن بے سکونی کے جال میں پھنستا چلا جائے گا. شاعر نے کہا نا, جتنا تڑپو گے جال کے اندر, جال گھسے گا کھال کے اندر. پرندہ جال میں جب پھنس جائے تو ایک طریقہ تو ہو سکتا ہے آزاد ہونے کا کہ ہلے نہیں, اور جب مالک آئے جال کو ہٹائے تو اس وقت آنکھ بچا کے نکل جائے, شاید 1% چانس ہو. لیکن اگر وہ ہلنا شروع کر دے تو جال لپٹتا چلا جائے گا کہ نہیں چلا جائے گا؟ دیکھو مچھلی جب کانٹے پہ منہ مارتی ہے, اس کے پاس اس وقت آپشن ہوتا ہے کہ ہل نہیں, بڑے آرام سے کسی طریقے سے واپس, شاید 1% چانس ہو. لیکن ہلے گی تو اوپر بیٹھا ہوا آدمی سمجھ جاتا ہے کہ شکار اس میں پھنس گیا ہے. ہلنے سے پتا چلتا ہے, زور لگانے سے, پھر وہ کھینچتا ہے. تو جتنا پیچھے زور لگائے گی کانٹا اتنا زیادہ اندر گھسے گا. تو نافرمان کیا کرتا ہے؟ وہ سکون کے لیے فحش فلموں کا سہارا لیتا ہے, وہ لڑکیوں کا سہارا لیتا ہے, وہ نشے کا سہارا لیتا ہے, شراب کباب کا سہارا لیتا ہے. اللہ کہتے ہیں میں نے تجھے کہا تھا کہ تو شریعت پہ نہیں چلے گا, مجھے یاد نہیں کرے گا, بے سکونی میں جائے گا. تو کمبخت اس بے سکونی کے علاج میں اور زیادہ بے سکونی کے اسباب اختیار کر رہا ہے. اللہ دوبارہ اس کا دل ہاتھ میں لے کے جتنا پہلے بے سکونی ڈالی تھی نا, وہ بے سکونی اور زیادہ ڈال دیتے ہیں اس میں. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ تو میں یہ کر رہا تھا, اللہ میاں نے کیا فرمایا, الا بذکر اللہ تطمئن القلوب, اللہ کو یاد کرو گے تو دلوں کو سکون ملے گا. اس سے پتا چلتا ہے کہ اللہ چاہتے ہیں کہ ہمارے دلوں میں سکون آئے, تبھی اللہ نے اپنی اطاعت پہ کیا رکھ دیا, سکون. اب ذکر جس پہ سکون ملتا ہے نا, اس ذکر کی دو قسمیں. کتنی قسمیں بھائی؟ دو. کچھ کام نہ کرنا یہ بھی ذکر ہے, ذکر کہتے ہیں یاد رکھنے کو, اور کچھ کام کرنا یہ بھی کیا ہے؟ ذکر. ذکر یاد، عربی میں ذکر کا مطلب کیا ہے؟ یاد، کہتے ہیں تذکرہ کیا ہے اس نے، یہ تذکرہ ذکر سے ہی نکلا ہے، کہتے ہیں نا فلاں آدمی آپ کا تذکرہ کر رہا تھا، آپ کا ذکر خیر کر رہا تھا، اس کا مطلب غیبت کر رہا تھا، آج کل مطلب یہی ہوتا ہے اس کا، کوئی کہنا آپ کو یاد کر رہا تھا، اس کا مطلب برائی ہی کر رہا ہوگا، اچھائی آج کل مارکیٹ میں، اچھائی بیان کرنے والے شارٹ ہیں مارکیٹ میں۔ تو ذکر کا مطلب کیا ہے بھائی؟ یاد رکھنا۔ تو اللہ کہتے ہیں جو اللہ کو یاد رکھتے ہیں ان کے دلوں میں کیا پیدا ہوتا ہے؟ سکون۔ اور اللہ نے کہا اللہ، خبردار، یہ اللہ کا لفظ تنبیہ کر رہا ہے کہ اس بارے میں دوسری رپورٹیں بھی ہیں، کچھ لوگ کہتے ہیں اس کام سے سکون ملتا ہے، کچھ کہتے ہیں اس سے سکون، اللہ کہتے ہیں اللہ خبردار، کسی کی باتوں میں آنے کی کوشش مت کرنا۔ یہ اللہ کا لفظ جو ہے نا، یہ اس لیے لگا دیا، خبردار یہ ساری فیک نیوز ہیں، یہ سب پروپیگنڈا ہے، دل میرے ہاتھ میں ہے تو سکون بھی کس کے ہاتھ میں ہوگا، میں جو چاہوں اس میں ڈال دوں۔ سکون ایک ایسی چیز ہے اپنے اختیار سے کبھی آتی نہیں ہے، آپ خوش رہنے کی کوشش کرو تو تھوڑا سا کچھ اسباب اختیار کر لو گے، اس سے زیادہ نہیں ہوگا۔ جن لوگوں نے خوش رہنے پر کتابیں لکھی ہیں نا، ان میں بہت سے خودکشی کر کے مرے ہیں، سمجھ رہے ہو، کتابیں لکھ گئے کہ خوش ایسے رہتے ہیں، کتاب لکھ کے جب وہ چلی نہیں مارکیٹ میں تو اسی سے ڈپریشن میں چلے گئے وہ، یار یہ چل کیوں رہی مارکیٹ میں، کیا خیال ہے بھائی، یہ بک کیوں نہیں رہی، اتنی محنت سے ہم نے لکھی ہے، اسی سے کیا ہو گئی ان کو، ڈپریشن ہو گئی، خوشی پہ ورک شاپ کرنی تھی پبلک ہی نہیں آئی، اسی سے ٹینشن میں چلے گئے، یار پبلک تو ہے ہی نہیں، سارے پیسے ضائع ہو گئے، تو وغیرہ وغیرہ بہت سارے مسائل ہیں لوگوں کے ساتھ بھائی، سب کے ساتھ ہی ہوتے ہیں۔ تو اللہ میاں نے کہا کہ یہ دل کسی موٹیویشنل اسپیکر کے ہاتھ میں نہیں ہے۔ آج کل گورے بہت ورک شاپس کروا رہے ہیں نا، خوش رہنا خوش رہنا، تو اللہ کہتے ہیں کہ دل اور دماغ یہ تو جو چیزیں کس کے کنٹرول میں ہیں؟ میرے۔ تبھی میں نے نیند پر اتوار کو بیان کیا، وہ لازمی سن لیے گا، نیند بھی کس کے کنٹرول میں ہے؟ اللہ کے۔ نیند کی گولی نیند کے اسباب پیدا کر دیتی ہے، ماہرین کہتے ہیں کہ سوتا آدمی اپنی طاقت سے ہی ہے، سلا کو ہی نہیں سکتا آپ کو، کیونکہ دماغ آرڈر کرے گا نا سونے کے لیے دماغ کو، تو دماغ کو تو دماغ تھوڑی آرڈر کرے گا، دماغ کے اوپر کی کوئی چیز آرڈر کرے گی دماغ کو کہ آپ سو جاؤ، دماغ باقی چیزوں کو آرڈر کر سکتا ہے کہ رک جا، بولنا بند کر دے، سننا بند کر دے، آنکھیں بند کر لے، یہ سب چیزیں دماغ کے کنٹرول میں ہیں، دماغ کے کنٹرول میں نہیں ہے۔ ابے کیا ہو گیا، کیسے سمجھاؤں، دیکھو دماغ کے کنٹرول میں نہیں ہوتا کبھی بھی، مینیجر صاحب مینیجر کے کنٹرول میں نہیں ہوں گے، مینیجر کو کنٹرول کرنے کے لیے کوئی اوپر کی چیز ہوگی، حکمران کو اوپر کی طاقتیں کنٹرول کرتی ہیں، اللہ۔ سمجھتا ہے یا نہیں سمجھتا؟ تو پھر وہی سیاسی باتیں نہ شروع ہو جائیں، اس لیے میں واپس چل رہا ہوں، عوام بھی کنٹرول کرتی ہے بعض دفعہ، ابھی بنگلہ دیش میں جیسے کیا ہے نا۔ خیر، تو اچھی خبر ہے الحمدللہ، بنگلہ دیش سے بہت اچھی نیوز آ رہی ہے، جماعت اسلامی کے پرانے بےچارے بوڑھے لوگوں کو صرف اس دیش کے پھانسی پہ لٹکایا، حسینہ واجد نے، اس نے لٹکایا کہ پاکستان کی حمایت، سیاسی اختلاف تھا بھائی، اس کے بعد تو وہ بغاوت نہیں کر رہے تھے نا، بہت ظلم مچا کے رکھا ہوا تھا۔ اچھا، اس پہ بنگلہ دیش میں جو انقلاب آیا اس پہ لوگ میرے بیانات پہ تبصرہ کر رہے ہیں، مفتی صاحب تو کہتے ہیں حکومت کے خلاف بغاوت جائز نہیں ہے، بھائی ہم مسلح بغاوت کے قائل نہیں ہیں، مسلح تلوار لے کے، عوام نے وہاں مسلح بغاوت نہیں کی ہے، مسلح بغاوت نہیں کی ہے عوام نے، پوری عوام جمع ہو گئی تھی، آپ کے ہاں تو عوام ہے، ابھی کیا میں بولوں، کراچی کی تو ماشاءاللہ عوام کو اللہ ہدایت دے، یہ اس ظلم کے خلاف نہیں دھرنا کر سکتے جو براہ راست ان کے اوپر ہو رہا ہے، جو قتل ہو رہا ہے نا کراچی کی گلیوں میں، گٹر وٹر پہ تو بیان ہم نے چھوڑ دیے، ابھی تو قتل و غارت پر بات کرو، جس طرح سے کراچی میں ڈاکوؤں کا راج ہے، بات بات پہ پانچ پانچ ہزار کی خاطر بندہ قتل ہو رہا ہے، کراچی کی عوام اس پہ احتجاج نہیں کر رہی، حسینہ واجد جیسی انقلاب کہاں سے لائے گی بھائی، اس لیے ہم کیا کریں، ہم تو ہم مسلح اس کی بات کرتے ہیں، کیونکہ اگر مسلح بغاوت ہوگی پھر تو خون خرابہ ہوگا، بہت بربادی ہوگی، پھر کٹیں گے وہ، مریں گے، نتیجہ پھر غیر جو طاقتیں ہیں وہ قبضہ کر لیں گی، اس کے ہم قائل نہیں ہیں، باقی عوام کا عوامی احتجاج وہ اس کا رائٹ ہے، اس کا حق ہے۔ خیر، تو بات یہ چل رہی تھی میرے بھائی، تو اللہ کا جو ذکر ہے جس سے انسانوں کو سکون ملتا ہے، دیر آر ٹو ٹائپس آف ذکر، کچھ کام کرنے کے ہیں اور کچھ کام بولو نہیں کرنے کے. دیکھو آپ کا زنا کا دل چاہ رہا ہے اور زنا کے اسباب بھی ہیں, آپ زنا نہیں کرتے, آپ نے اللہ کا بہت بڑا ذکر کر لیا, حالانکہ کچھ بھی نہیں دیکھنے میں لگے گا آپ نے کوئی ذکر, بولو نا, نہیں کیا, دیکھنے میں لگے کچھ بھی نہیں کیا آپ نے. کتنا بڑا ذکر کیا کہ میزان کے ترازو میں قیامت کے دن اس سے بھاری کوئی نیکی نہیں ہوگی. نبی صلی اللہ علیہ وسلم نے فرمایا سبعۃ یظلہم اللہ فی ظلہ یوم لا ظل الا ظلہ, سات آدمی ایسے ہوں گے جن کو اللہ اس دن عرش کے سائے میں جگہ دے گا جس دن اللہ کے سائے کے علاوہ کوئی سایہ نہیں ہوگا. ان میں رجل شاب, ایک وہ نوجوان, دعتہم رأۃ ذات حسن و جمال, او کما قال صلی اللہ علیہ وسلم, جس ذات حسن و مال, غالباً مال کے الفاظ ہیں, حسین بھی ہو مالدار بھی ہو, ایسی عورت زنا کی طرف دعوت دے, یہ جواب میں یہ نہیں کہے کہ میں بوڑھا ہو گیا ہوں یا میرے اندر رغبت ختم ہو گئی ہے یا مجھے سوسائٹی سے ڈر لگتا ہے, کسی نے خفیہ کیمرہ نہ لگا دیا ہو, ان سب چیزوں سے میں گھبراتا ہوں, نہ 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 نہ, یہ کہے سارے اسباب موجود ہیں, صرف ایک رکاوٹ ہے, انی اخاف اللہ, آج میں اگر زنا کروں گا تو کل مجھے اس کا حساب دینا پڑے گا, اس کی سزا اللہ نے جہنم کی آگ رکھی ہے. نبی نے فرمایا اس بیس سے جو رک گیا, دعوت عورت دے رہی ہے اور یہ رک جائے تو یہ بہت بڑا ذاکر ہے, اس نے تہجد گزاروں سے زیادہ اللہ کا ذکر کیا ہے. ہم تو اس کو ذکر اللہ کرنے والا سمجھ رہے ہیں, اس پوری پوری رات تہجد پڑھتا رہے, تلاوت کرتا رہے, لوگ کہتے ہیں بڑا پہنچا ہوا ہے, بھائی یہ اس سے زیادہ پہنچا ہوا ہے, صحیح ہے نا. اللہ اس کو بلائے گا اور اللہ کہے گا ایسے تمام لوگ سائڈ پہ آ جائیں, دیکھو لائن لگی ہوئی ہوتی ہے نا جب دھوپ میں رش میں, اور کہیں جیسے پہلے بل جمع کرانے کے لیے لوگ جمع ہوتے تھے تو موبائل میں اپلیکیشن آ گئی ہے, بل جمع کرانے کے لیے نہیں لوگ لمبی لمبی لائنوں میں لگے ہو, پاسپورٹ کی لمبی لمبی لائنیں لگی ہوتی ہیں, اچانک کوئی آفیسر کہے بیچ میں سے آ بھائی آپ ادھر آ جائیں, ریڈی ہوں سائڈ چلاؤ جی, آپ آ جاؤ, آپ کو کیسا لگے گا بھائی, زبردست. میں سعودی عرب میں تھا تو لمبی لائن لگی ہوئی تھی, وہ کوئی امیگریشن آفیسر نے پتہ نہیں کوئی پہچان لیا ہوگا یا کوئی تعلقات ہوں گے, آپ سائڈ پہ آ جاؤ. مجھے بڑی شرم آ رہی ہے بھائی یار, میں پگڑی میں اور یہ لوگ بولیں گے یار ہم بے وقوف ہیں جو لائن میں کھڑے ہوئے ہیں, لیکن سعودی عرب میں آپ نو نہیں کر سکتے, وہ اگر آپ کو عزت دے رہے ہیں تو آپ کو عزت لینی پڑے گی, ٹھیک ہے نا, ورنہ پھر جو وہ بے عزتی دیتے ہیں نا وہ اس سے ڈبل ہو. اس نے کہا سائڈ, وہ کہیں کوئی ہمارے دوست تھے انہوں نے کہا کہ بھائی مفتی صاحب لائن میں کھڑے ہوئے, اب میں جا رہا ہوں, لوگ بڑ 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 یار یہ کیا یار, میں کہہ رہا ہوں بھائی میں گن پوائنٹ پہ جا رہا ہوں, مجھے شوق نہیں ہے, مجھے اللہ کی قسم مجھے لائن میں لگنے کا شوق ہے, ایئرپورٹوں پہ بھی, کراچی ایئرپورٹ پہ بھی جب جاتا ہوں لائن میں. اب کیا ہوتا ہے کہ وہ ہوتا ہے ان کا کوئی ایئرپورٹ کا کوئی سسٹم ہے کہ جو خاص مشہور لوگ ہیں یا کچھ ان کو کوئی پروٹوکول ملتا ہے, وہ گن پوائنٹ پہ ہو رہا ہوتا ہے, تو مجھے لوگوں سے شرم آ رہی ہوتی ہے, لوگ کیا بولیں گے یار, تو یہ خوشی خوشی نہیں ہوتا سب کچھ, تبھی ہم حتی الامکان کوشش کرتے ہیں کسی کو بتائیں نہیں, کوئی پروٹوکول لیں ہی نہیں, منہ پہ کپڑا ڈال کے جائیں, تو ہماری کوشش یہی ہوتی ہے. اچھا بھائی میرے بھائی تو پھر کیا, وہ بات کہاں سے کہاں دائیں, میں بہت زیادہ گھوم رہی ہے آج. تو الا بذکر اللہ تطمئن القلوب, جس کو زنا کا موقع ملا اور اس نے زنا نہیں کیا تو یہ سب سے بڑا ذاکر ہے اللہ کی نظر میں, ذکر کرنے والا ہے, دیکھنے میں کچھ بھی نہیں ہے بھائی. تو اس لیے علماء کہتے ہیں ذکر کی دو قسمیں, کچھ کام نہ کرنا یہ بھی کیا ہے اللہ کا ذکر, بد نظری کا موقع ملا, انٹرنیٹ گھر میں موجود, کمپیوٹر موجود, دیکھنے والا کوئی نہیں, فوش فلمیں کھلے عام چل رہی ہیں, آپ کس کے خوف سے بچ جاؤ, اللہ کے خوف سے نہیں یار, کوئی اسباب اختیار کرو, بھاگ جاؤ یہاں سے, کوئی ہیلا اختیار کرو, یہ کم نیکی نہیں ہے بھائی, یہ بہت بڑی نیکی ہے, سمجھتے ہو گے نہیں سمجھتے. اور دوسری ذکر کی قسم کچھ کرنا, جیسے نماز کے وقت پہ نماز پڑھنا, روزے کے ٹائم پہ بولو روزہ رکھنا, زبان سے اللہ کو یاد کرنا, لا الہ الا اللہ پڑھنا, صبح شام ذکر کی بہت بڑی فضیلت ہے. اس لیے میں لوگوں سے کہتا ہوں بھائی عاملوں کے پاس جا کے ذکر مت لو, اگر دل میں بے سکونی ہے اللہ کو خوش کرنے کے لیے اللہ کو یاد کرنا شروع کر دو. دیکھو یہ بے سکونی ایسی چیز ہے, بھگانے کی کوشش کرو گے نہیں بھاگے گی, جیسے نیند لانے کی کوشش کرو گے تو آئے گی, دل دماغ ایک ہی چیز ہے, کنیکشن ایک ہی ہے ان کا. جب آپ لیٹتے ہو اور آپ کہو میں نیت کرتا ہوں سونے کی, سو جاؤ ابھی تک کیوں جاگا ہوا ہے, سو جا, دماغ کو آرڈر دیتے رہو گے سوئے گا,
बिल्कुल नहीं सोए
भाई, सोने का सोचना भी छोड़ दो, अल्लाह सुलाएगा तो सो गए, वरना किसी का, यानी मस्जिद में नहीं कहना चाहिए किसी का बाप वगैरह, मुनासिब अल्फाज नहीं है, वरना कोई भी नहीं सुला सकता आपको, क्या ख्याल है भाई? तो उसका तरीका ये लेट जाओ भाई, खुद ही नहीं आती है, ऐसा थोड़ी क्यों सोच रहा है। तो इसी तरह आजकल लोग खुश होने की कोशिश में लगे हुए हैं, यार मैं टेंशन में क्यों खुश हूं, नहीं होगा भाई, ठीक है, ये आपके कंट्रोल में नहीं है, ये किसके कंट्रोल में है, अल्लाह के। होता है मेरे भाई, खुशी का कोई सबब भी नहीं होता। कैसा प्यारा शेर हकीम अख्तर साहब रहमतुल्लाह और हमारे हजरत भी पढ़ा करते थे, दिल गुलिस्तां था तो हर शय से टपकती थी बहार, दिल बयाबा हो गया आलम बयाबा हो गया। आलम जहान को कहते हैं, बयाबा का मतलब चटियल मैदान। कहते हैं जब दिल में खुशी थी तो सहराओं में भी ऐसा लगता था जैसे गुलो गुलजार, सहरा में भी खुशी। जब दिल गुलिस्तां था ना, दिल बाग बाग था, गार्डन गार्डन था दिल, तो हर चीज गार्डन गार्डन लगती, हर चीज गार्डन गार्डन। और जब दिल में सुकून ना हो तो बागों में भी सुकून नहीं मिलता, हूर और रंग में भी सुकून नहीं मिलता। आदमी का दिल कहता है रख के लगा दे एक चमाट किसी, जो बगल में हूर बैठी भी है ना उसको भी आदमी कोशिश करेगा कि रख के लगा दे, दिल में सुकून नहीं है। दिल गुलिस्तां था तो हर शय से टपकती थी बहार, दिल बयाबा हो गया आलम बयाबा। आलम सब, कोई दुनिया भर की खुशियां उसको खुश नहीं रख सकती। तो इसलिए खुशी की हासिल करने की कोशिश मत करो, हैंड ओवर कर दो अपने आप को, तस्लीम कर दो अपने आप को, किसके हवाले, अल्लाह के हवाले। ये फिक्र ही छोड़ दो, जो अल्लाह का काम है वो अल्लाह को करने दो भाई, आपका जो काम है आप उसको फोकस करो। देखो एक आदमी को मजदूरी पे लगा दिया, सेठ साहब ने बोला ये कुआं खोद, शाम को तुझे मैं 1000 रुपए दे दूंगा। उस 1000 की लालच में वो कुआं खोद रहा है, ऐसा ही है ना, गरीब था ना। अब हर थोड़ी देर में देख रहा है कि सेठ भाग तो नहीं रहा, ऐसा तो नहीं 1000 रुपए देगा कि नहीं देगा। फिर पूछ रहा है सेठ साहब एग्रीमेंट पक्का है ना, दोगे कि नहीं दोगे, उसी लालच में मैं कुआं खोद रहा हूं। सेठ क्या कहा, तू काम को तो फोकस कर, जितनी देर में तू आता है इतनी देर में तो कितना गड़ा और खुद चुका होता, तू अपना काम कर, तुझे टाइम पे पैसे मिल जाएंगे। फिर आप गड़ा खोद के, यार भाई देगा ना पैसे, मजाक तो नहीं कर रहा ना मेरे साथ, लोगों से पूछ रहा है ये सच बोल रहा है झूठ बोल रहा है, असली नोट देगा ना, जाली नोट तो नहीं देगा ना, क्या ख्याल है भाई? ये सारी सेठ को गुस्सा आएगा, बोलेगा पतली गली से निकल यहां, क्योंकि तुझे जो काम किया तू उसको फोकस कर यार, हम यहां बेवकूफ बैठे हैं, 1000 रुपए मैं नहीं दे सकता तुझे, क्या 1000 क्या चीज है मेरे लिए? सेठ करोड़पति आदमी है और आपको ये फिक्र लगी पता नहीं 1000 देगा कि नहीं देगा, वो कहेगा भाई तो क्या तू, यानी मेरे को बेवकूफ समझा हुआ है तूने, 1000 रुपए तो हम जहाज बना के किश्ती बना के उड़ाते हैं उसको, वो यही कहेगा ना सेठ। तो सुकून के खजाने किसके हाथ में है मेरे भाई? अल्लाह के हाथ। खरबों खरबों लोगों को उसने खुशियां दी हैं, अरबों खरबों लोगों को। अल्लाह ने कहा तुम्हें जो काम मैंने जिम्मे लगाया ना मुझे याद रखो, याद रखने का मतलब जो फराइज और वाजिबात हैं पूरे करो, जो ऑर्डर दिए उनको पूरे करो, जिन बुराइयों से मना किए उनसे बचो, इस काम को तुम फोकस करो। हम क्या करते हैं, 2 दिन नमाज पढ़ के देखा सुकून मिला कि नहीं मिला, कह रहे यार अभी भी टेंशन तो है, मसाइल अभी भी मेरे खत्म नहीं हुए, मैंने यह पैगाम भेजा हुआ है वो तो अभी भी मसला वहां से तो अभी भी ठहंगा ही आ रहा है, उनके अब्बा अभी भी राजी नहीं हुए। भैंस वाला लतीफा बहुत दफा सुना चुका हूं, एक और दफा सुन लो यार। वो एक आदमी जो था उसकी भैंसे मरती थी, उसकी टेंशन ये थी, उसने मौलवी साहब से आके कहा मौलवी साहब बड़ी टेंशनों में हूं। मौलवी साहब ने यह आयत पढ़ी, अला बिज़िक्रिल्लाहि तत्मइन्नुल क़ुलूब, अल्लाह को याद रखने से दिलों को सुकून मिलता है। तो जब तू नमाज पढ़ेगा अल्लाह को याद करेगा तुझे सुकून ऐसे मिलेगा कि तेरी भैंसे मरना बंद हो जाएंगी। सुकून का मौलवी साहब ने यह मतलब समझा, लेकिन यह मतलब था नहीं सुकून का, कि तेरी भैंसे मरना क्या हो जाएंगी बंद। भाई सुकून ऐसे मिलेगा, भैंसे मरे ना मेरे तेरी तरजीहात ही चेंज हो जाएंगी, भैंस मरना अब तेरे लिए इतना बड़ा इशू रहेगा नहीं, तेरी तरजीहात ही कुछ और बन जाएंगी। जब आपकी तरजीहात ही चेंज हो जाती है, हदफ और विजन ही चेंज हो जाता है, फिर आप भैंस के जीने और मरने को सफर का हिस्सा समझते हो, फिर आप हदफ किसी और चीज को बनाते हो, समझते हो या नहीं समझते? तो मौलवी साहब को यह समझाना चाहिए था। मौलवी साहब ने कहा भाई जब तू नमाज पे आएगा तेरी भैंस से नहीं मरेंगी लिहाजा तुझे सुकून मिलेगा, क्योंकि अल्लाह क्या कहते हैं, जो अल्लाह को याद करता है उसको क्या मिलता है भाई? सुकून। और सुकून का मतलब भैंस, यही मतलब हुआ ना, इतनी भैंस मिलेगी। वो फजर पढ़ने आया, गया तो एक और भैंस मरी हुई थी। आया मौलवी साहब के पास, मौलवी साहब मेरी तो भैंस मर गई, आप कह रहे होते सुकून मिलता है दिलों को, मुझे तो टेंशन टेंशन और मिल गई। मौलवी साहब ने कहा अल्लाह तुझे आजमा रहा है, जोहर भी दोबारा ट्राई कर। अल्लाह आजमा रहे भाई, जोहर पड़ी, गया वापस एक और भैंस, असर में आया एक और भैंस, एक कट्टा ना चीख रहा था बहुत ज्यादा, भैंस का बच्चा नहीं होता, तो उसको बोलता है कि चुप कर जा, तू तो खाली दो नफिल की मार है, उनको तो मारने के लिए चार चार फर्ज पढ़ने पड़े हैं, बड़े बड़े भैंसे थे वो, तू ज्यादा शोर नहीं कर, दो नफिल पढ़ूंगा अल्लाह के लिए, तेरा इन्ना लिल्ला हो जाएगा, शोर नहीं कर ज्यादा। समझते हो कि नहीं समझते? तो सुकून का ये मतलब नहीं है। सुकून का मतलब जो काम अल्लाह ने आपके जिम्मे लगाया आप उस काम में जुट जाओ, सुकून की टेंशन बोलो छोड़ दो, ये किसके हवाले कर दो, अल्लाह ने देना है दे, नहीं देना है नहीं दे, वो देगा। कैसे हो अल्लाह की क्यों, क्या पड़ी है यार तुम्हें टेंशन देके, है भाई? और अगर परेशानियां आई तो उनमें सबर की तौफीक भी देगा, वो सबर की तौफीक देगा। बौखलाओगे नहीं, अल्लाह हम सबको परेशानियों से बचाए, और अल्लाह ना करे कोई परेशानी मुकद्दर में हो तो अल्लाह सबर की तौफीक दे। हमने तो भाई परेशानियां देखी नहीं है, अल्लाह बचा के रखे हमें। तो अब देखो गजा पे जो बमबारी हो रही है, हमें कितना तरस आता है, लेकिन वहां से जो लोग इंटरव्यू देते हैं उनके चेहरों पे कैसा सुकून है, कैसा इत्मीनान है, ये क्या है, ये किसकी तरफ से सबर मिलता है, तभी तो डटे हुए हैं। ये सबर किसकी तरफ से मिलता है? ये अल्लाह की तरफ से है। बाद में बड़ी परेशानियों को बर्दाश्त करना आसान, छोटी को बर्दाश्त करना मुश्किल। तो अब मैं आपसे ये अर्ज कर रहा हूं कि अल्लाह को याद किए बगैर, इस्लाम पे चले बगैर, शरीयत पे चले बगैर सुकून मिलना मुमकिन नहीं। समझते हो कि नहीं समझते? खुश रहना जरूर, और शरीयत पे चलना सुस्ती के साथ मुमकिन नहीं है। अभी रफी भाई भी सो रहे हैं। शरीयत पे चलना सुस्ती के साथ मुमकिन, देखो सो जाओ ना ये सुस्ती नहीं है, जागा हुआ ढीला हो ये सुस्त है, सोना तो नेचुरल है, वो तो अपने इख्तियार में थोड़ी भी, मैंने बताया ना कि अपने इख्तियार में नहीं है ये। हम लोग जागे हुए सुस्त होते हैं, जागे हुए सुस्त होते हैं, सोना तो अपने इख्तियार में थोड़ी है, बैठे बैठे लोग सो जाते हैं। हमारे क्लास फेलो थे मदरसे में, वो जब सर्दे में जाते सो जाते हैं, उनको कोनी मार के सर्दे में उठाना पड़ता था, भाई अगली रकत का शुरू होने वाली है। हालांकि बहुत एक्टिव थे वो, बहुत एक्टिव थे, मैंने बहुत एक्टिव लोगों को देखा है बैठे बैठे सो जाते हैं। ये तो ये दिमाग अपने इख्तियार में नहीं है। कौम का मसला जागने के बाद शुरू होता है, ठीक है, जागने के बाद भी क्या है, सुस्त। तो मेरे भाई हमारी कौम का बहुत बड़ा अलमिया, और मैं बार बार आपसे कहता हूं ये जितनी बातें मैं आपसे कह रहा हूं इस नियत से कि अल्लाह मुझे भी अमल की तौफीक दे, हम कोई बहुत बड़े फंटर नहीं है कि आप समझो मुफ्ती साहब पता नहीं कितने एक्टिव होते होंगे, बटन दबाते ही एकदम घर में अंडे आ गए, फौरन गए मार्केट से ठा करके, यूं हो गया और ये काम ठा ठा। हमारा भी ऐसे ही चल रहा है जैसे सारे पाकिस्तानी चल रहे हैं। बात इंसान को अच्छी करनी चाहिए ना, क्या ख्याल है? और इस नियत से करता हूं कि हमारे अंदर जो कोताहियां हो अल्लाह उसको सीधा कर दे। लेकिन वैसे एक बात बताऊं, मुझे पर्सनली सुस्त आदमी से नफरत बहुत है, पर्सनली जाती तौर पे मुझे सुस्त आदमी से नफरत पता नहीं क्यों बहुत है। गोरों में जाओगे खूबी तुम्हें मिलेगी, खुदा की कसम चुस्त होते हैं सारे। यहां किसी को कोई काम कह दो ना, ऐसा पोस्टीपन दिखाता है ना वो। मैंने जो ठेकेदारों से काम लिए हैं, काम ही नहीं करके दे, छोटा सा केज बनवाना हो ना अपने, एक पिंजरा, उसमें एक कील ठोकेगा लकड़ियों में, फिर बैठ के गुटखा निकालेगा, पान खाएगा, फिर फोन पे बात। काम को फोकस करने का हमारी सोसाइटी में रिवाज है ही नहीं। ठेकेदार को आप दिहाड़ी पे मजदूरों को रख के तो देखो, पहले यूं 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 थोड़ा सा कलर मारेगा, उसके बाद फिर बैठ जाएगा, मैं वॉशरूम जा रहा हूं, मैं खाना खाने जा रहा हूं, मैं चाय पीने जा रहा हूं। दफ्तरों में देख लो ना, चाय पीने गए हुए हैं, चाय में चीनी डालने गए हुए हैं, फिर चाय ठंडी करने गए हुए हैं, फिर फ्रिज मंगवाने गए हुए हैं, फिर चाय के साथ समोसा लेने गए हुए हैं, फिर पेशाब करने गए हुए हैं, कुछ चाय पियोगे तो पेशाब आएगा। सरकारी दफातर में क्या हो रहा है? ہر جگہ یہی حال ہے، پوری قوم کا المیہ ہے یہ، اور یہ اوپر سے آتی ہے سستی. پہلے حکمران سست ہوتے ہیں، پھر ان کے ماتحت سست ہونا شروع ہوتا ہے. پہلے ابا سست ہوں گے، پھر بچے گھر میں کیا ہوتے ہیں، سست. تو سارا آوے کا آوا بگڑا ہوا ہے. اور میرے والد صاحب فوج میں تھے، اللہ ان کی مغفرت کرے، ان کو بھی سستی بہت نفرت تھی سستی سے. وہ طبیعت سے دھوتے تھے بندے کو، دیکھتے تھے نا کہ سست ہے. ہم پٹے ہیں الحمدللہ اپنے ابا سے بہت. مجھے یاد ایک دفعہ میں فجر کے لیے ابا نے اٹھایا تو میں نیند میں غلبہ ہوا ہوا تھا، مجھ سے دروازہ نہیں کھل رہا تھا نا، وہ جو کمرے کا دروازہ کنڈی کھلی بھی تھی، تھوڑا زور لگا کے کھولنا پڑتا تھا. میں سستی میں لمبا چکر کاٹ کے چلا گیا. میں نے کہا ادھر سے ٹن مارو، اس کو کون زور لگایا یار. ابا کو اتنا، ہمارے ابا یہ چیزیں نوٹ کرتے تھے، اتنا غصہ آیا، والدہ سے کہنے لگے بھائی اس کو دیکھو یار، تھوڑا زور لگا لیتے، اتنا لمبا چکر کاٹ کے گیا ہے، یوں گھوم کے نا دوسرے گیٹ سے نکلا ہے، اس کو نہ زور لگانا پڑے. تو بات ہماری کھوپڑی میں بیٹھ گئی. تو اس لیے میرے بھائی، یہ جو میں اتنا زیادہ چستی پہ بات کرتا ہوں، اس لیے کہ سست آدمی کبھی بھی دین پہ بولو نہیں چل سکتا. اور میں اپنے آپ کو موٹیویٹ کرنے کے لیے بھی یہ بات کرتا ہوں کہ مجھے بھی توفیق ملے چستی کی. یہ ہمارے مذہب کا حصہ ہے. صحابہ کرام میں سست نہیں تھے، اگر سست ہوتے روم اور فارس کی طاقتوں کو زیر نہ کرتے. سلطان محمد فاتح نے قسطنطینیہ پہ قبضہ کیا، اس کے ساتھ مسلمان مجاہد تھے. کیسے قبضہ کیا ہے؟ ہزاروں سال سے عیسائیوں کی ایک بہت بڑی اسٹیٹ تھی جس پر کتنے حملے ہو چکے تھے، کوئی بھی کامیاب نہیں ہوا. میں نے وہ دیوار دکھائی ہے نا ترکی میں، کتنی موٹی دیوار ہے جس پر بیل گاڑیاں چلتی تھیں، اس دیوار کو فتح کرنا ممکن نہیں تھا. سلطان محمد فاتح نے حدیث سنی، نبی نے فرمایا میری امت کا وہ گروہ جو قسطنطینیہ استنبول، جو آج کل ترکی کا استنبول ہے، جو استنبول فتح کرے گا اس کو جنت کی بشارت دیتا ہوں. نہیں، حدیث کے الفاظ ہیں، نعم الجیش جیش یغزل قسطنطینیہ، کیا خوب لشکر ہوگا جو قسطنطینیہ فتح کرے گا. یہ حدیث ہے. بہت لوگوں نے کوشش کی، نہیں کر پائے. سلطان محمد فاتح نے کیا کیا ہے؟ چستی سے کام کیا ہے. راتوں رات مشورہ کیا کہ یار یہ نہیں ہو پا رہا ہم سے. چاروں طرف وہ پورے وہ ترک جو تھے، وہ عیسائیوں کی ایک ریاست تھی، صدیوں سے قائم تھی، پورا یورپ ملا ہوا تھا پیچھے سے. ترکی کے اس طرح پورا یورپ ہے نا پیچھے، سارا یورپ ملا ہوا ہے، وہ سب کمک آ رہی ہے، ہم نہیں پتا کر سکتے کیا کرنا ہے. ایک آدمی نے مشورہ دیا، شکر ہے استخارہ نہیں نکالا انہوں نے. روحانی عامل ہوتا نا استخارہ نکالتا کہ یہاں سے اٹیک کرو تو پھر نیلا آیا خواب میں تو پیلا آیا ہے. وہ دماغ لڑانے والے لوگ تھے، اپنے فیصلوں کو استخاروں کی بھیٹ نہیں چڑھاتے تھے. جو آج کل کے استخارے ہو رہے، سنت استخارے کا میں منکر نہیں ہوں، لیکن سنت استخارہ ہو نہیں رہا آج کل. اس نے مشورہ لیا، بھائی اچھا پہلے اس نے دنیا کی سب سے بڑی توپ بنائی ہے اپنے ہی سائنسدانوں سے. اس وقت ہم گوروں سے مدد نہیں لیا کرتے تھے، گورے ہم سے پوچھے جاتے تھے کہ حضور توپ کا سائز کیسا ہونا چاہیے، کیونکہ آپ لوگ توپ ہو، ہم توپ نہیں ہیں. میں نے فرانس میں، آپ نے نیپولین بونا پارٹ کا نام سنا ہوگا نا، میں نیپولین بولا پارٹ کے نام سے عجائب گھر بنا ہے فرانس میں. جب میں وہاں گیا تو میں حیران، میں تو گیا تھا انگریزوں کی چیزیں دیکھنے کے لیے، مسلمانوں کی توپیں رکھی ہوئی تھی وہاں پہ، اس میں عربی میں تاریخ لکھی ہوئی ہے کون سے مسلم انجینئر نے کس سن میں یہ توپ بنائی تھی، اور بادشاہوں کے نام. ابے یار ایسا، ہم نے کہا یار ہمارا ماضی کتنا شاندار تھا یار، کیا کچھ ہمارے لوگوں نے بنا کے گئے ہیں. ان کے عجائب گھروں میں رکھی ہوئی ہیں وہ چیزیں، ہم لوگ اپنے عجائب گھر میں بھی نہیں رکھ سکے ایسی چیزیں. تو وہ توپے، کیونکہ وہ عربی میں اتنی مضبوط وہ نقش ہے نا کہ اس کو مٹانا ممکن نہیں ہے، وہ پوری توپ ہی پڑ جائے گی اگر اس کو ختم کیا. بادشاہوں کے نام عربی میں تاریخیں لکھی ہوئی ہیں. تو سلطان محمد فاتح نے آرڈر دیا، بھائی دنیا کی سب سے بڑی توپ چاہیے. بنا دی ان لوگوں نے، کیونکہ وہ دیوار کو توڑنا آسان نہیں تھا. اب میں جلدی جلدی بات سمیٹتا ہوں. سلطان محمد فاتح نے مشورہ کیا کہ بھائی یہ نہیں ہو پا رہا، بہت جانیں ضائع ہو رہی ہیں. مشورے میں یہ طے پایا، استخارہ نہیں نکالا، مشورہ کیا، بھائی ایک ہی راستہ ہے، پانی کے راستے سے ہم بحری جہازوں کے ذریعے اندر جائیں تو پیچھے سے ہم اگر اٹیک کریں راتوں رات بحری جہازوں کے ذریعے، ہم پانی پہ بیٹھ کے پچھلی جانب سے اٹیک کریں تو یہ ہو سکتا ہے. अब जाहिर है दुश्मन को तो पता था ना कि बहरी जहाजों से भी लोग आ सकते हैं यहां पे, लेकिन बहरी जहाज तक पहुंचने के लिए पानी का रास्ता नहीं था, इसलिए दुश्मन ने कभी सोचा भी नहीं कि कोई पानी पे सवार होके पीछे से अटैक करेगा, क्योंकि पानी पे सवार होना तो आसान था, पानी तक पहुंचने का मोहम्मद बिन फातेह के पास कोई रास्ता बोलो नहीं था, सुल्तान मोहम्मद फातेह के पास पानी तक पहुंचने का कोई रास्ता नहीं, इसलिए दुश्मन ने सोचा कि ये तो हो ही नहीं सकता ना, इम्पॉसिबल है, इसलिए इस रास्ते को छोड़ दो। भाई आपके पीछे समंदर है, आपको पता है यहां से बहरी जहाजों के जरिए अटैक हो सकता है, लेकिन समंदर के बाद खुश्की है, तो अब आप बेफिक्र हो जाते हो ना भाई, खुश्की पे तक जहाज कैसे लेकर आएंगे वो, और खुश्की भी ब्रेतीली या कोई ऐसी नहीं है, पथरीली पथरीली जमीन है। तो उनको था जो इस्तंबुल में जिन ईसाइयों की हुकूमत थी, उन्होंने कहा यहां से तो अटैक होने का इम्कान है ही नहीं। सुल्तान मोहम्मद फातेह ने सारे मुजाहिदीन को जमा किया कि मशवरा करो, उन्होंने कहा कि एक ही रास्ता है, किसी जहीन ने मशवरा दिया कि ये जो खुश्की है ना पथरीली जमीन, इस पे बड़ी बड़ी किश्तियों को, बहरी जहाजों नुमा किश्तियों को खुश्की पे ले जाके पानी पे उतार दिया जाए। खुश्की पे इनको ले जाके कहां उतारे हम पानी, खुश्की पे चलाएं कैसे, इतने बड़े जहाजों को धक्का कौन देगा? भाई आप लोग की समझ में नहीं आ रहा तो क्या होगा यार। उसके लिए ये तजवीज सामने आई कि जितने भी जानवर हैं दुम्बे बकरे सबको जबा करके रातों रात उनकी चर्बी पिघला के उस खुश्की पे, उस पथरीली जमीन पे डाल दो, फिसलन पैदा हो जाएगी, उससे क्या होगा, फिर हम बड़े बड़े जहाजों को इस पे रखेंगे और कोई खास टेक्निक इस्तेमाल की होगी। अब मैं तो वहां मौजूद नहीं था ना कि मैं पूरा वो नक्शा खींच के बताऊं आपको, खास टेक्निक इस्तेमाल करके उसको क्या करना है, उन बहरी जहाजों को धक्का देना है, किसके ऊपर, उस खुश्की के ऊपर, और पानी में उतारना है, और पानी में उतारते ही फौज को उसमें सवार कर देना है कई जहाजों पे। आप क्या समझ रहे हो, बच्चों का खेल है ये, गोरे ये वाकयात लिख रहे हैं, समझ रहे हो, गोरे लिखते हैं सुल्तान मोहम्मद फातेह के बारे में कि ये ऐसा काम करके दिखा दिया जो असबाब की दुनिया में मुमकिन नहीं है। क्यों? इसमें आपका विजन बहुत बड़ा है, इतने जहाजों को पानी में उतारना और सुबह की रोशनी से पहले पहले ये काम कर लेना, इतने जानवरों को जबा करना, इतने जानवरों की, आप एक जानवर कसाई के हवाले तो करो ना यार, बकरीद के दिन आप उसको टास्क दो, इतनी देर में तू ये करके दिखा, 20 लोगों के फोन उठा रहा होगा, आ रहा हूं अभी सबर कर, वो 20 एक कभी ढंग से नहीं कर रहा होता। इतने जानवरों को बोलो जबा करना, फिर दुश्मनों के जासूस भी घूम रहे होते हैं ना, दुश्मनों के जासूस भी है, जासूस की वहां तक इत्तला पहुंचने से पहले पहले इस टास्क को मुकम्मल कर लेना, इतने जानवरों को जबा करना, उनकी चर्बी निकालना, देगों में उन चर्बियों को पिघलाना, उन चर्बियों को पत्थरों पे डालना, बड़े बड़े जहाजों को उन पत्थरों पे उतारना, उनको फिर फौजियों की मदद से धक्का देना, पानी में उतारना, पानी में ले जाके पूरी आर्मी को सवार कर देना उस पे, और सुबह होने से पहले पहले, उनके जागने से पहले पहले पिछली जानिब से जाके अटैक कर देना। ये मेरे भाई कहानी में, फिल्मों में, ड्रामों में हो सकता है, ये ओरिजिनल में बोलो नहीं, ओरिजिनल में वो कर सकते हैं जो चुस्त नहीं हो बल्कि इंतहाई चुस्त हो, इंतहाई मेहनती हो, समझते हो, बस सेकंडों में शुरू करो ऐसी की तैसी, अगर ये पोस्ती कौम होती जो हम लोग जैसी कौम है, ठुड्डे मार मार के फौजियों को उठाते हैं, उल्लू के पट्टे उठना, तू संबोल फतह करने आया है, अपनी मामू के घर आया है तू, यहां पे यही चल रहा होता ना, एक को गुटका नहीं मिला उसका मूड, कह रहे साहब आज मुझे चाय नहीं मिली, आज मेरा मीटर क्या है, आज मुझे कॉफी नहीं मिली, मैं तो सिगरेट का आदी हूं, मैं तो पीने का आदी हूं, मेरी नानी का फोन आया हुआ है, मेरे मामू का इंतकाल हो गया है। नहीं होता भाई, कौमें कभी भी इस तरह से तरक्की, हमारे हुक्मरान ठीक भी हो जाए ना तो भी फिलहाल तरक्की का जो स्टाइल चल रहा है ना बहुत टाइम लगेगा, पहले हुक्मरान ठीक होंगे फिर वो कौम को ठीक करेंगे, फिर जाके तो अभी इमाम मेहदी तक फिलहाल आप थोड़ा सा अब तो उसने किस कदर फुर्ती से काम किया है, रातों रात सैकड़ों जानवर, और रिस्क कितना है कि अगर ये प्रोग्राम फेल हो गया ना तो लेने के देने पड़, खाने को भी कुछ नहीं मिलेगा, गए काम से, क्या हुआ है? आप वो डॉक्यूमेंट्री देखें जो तुर्की ने बनाई, हमने तो वहां जाके तुर्की में देखी है, खुदा की कसम ऐसा चीहे निकलती है ना इंसान की, जब वो तैयब उर्दुगान ने एक बड़ा जबरदस्त सेटअप बनाया है इस पूरे नक्शे को दिखाने के लिए ना, प्लेनेटोरियम बनाया उसने एक बहुत बड़ा जबरदस्त सैयारा गाह होती है ना, जिस तरह की इस तरह का आप जाओ वो पूरा जंग का नक्शा, उसमें आदमी की चीखें निकलती हैं, रोना आता है कि यार हम क्या थे और हम क्या हो गए हैं। दो दो बजे नाश्ता हो रहा है, दो दो बजे कराची में आप किसी से बोलो कह रहे मैं नाश्ता करके आ रहा हूं, अबे ढाई बज रहे तो हो रहा है नाश्ता, ये इस्तंबुल फतह करेंगे। अच्छा खैर, तो इसलिए मेरे भाई बार बार कहता हूं चुस्त बनो चुस्त, हमारी शरीयत को सुस्ती पसंद, जब हम चुस्त थे दुनिया हमारी तलवारों के साए में थी, अब हम सुस्त हैं तो सिमटते चले जा रहे हैं, सिमटते चले जा रहे हैं। तो हम अब इसलिए फिर मैं आगे खाने को फोकस करता हूं, फोड़ने फाड़ने वाला, लड्डू मिठाइयां गुलाब जामुन बर्फियां हर वक्त फोड़ने वाला, कभी भी चुस्त। मेडिकल साइंस कहती है जितनी सुस्ती मीठा खाने से होती है या पेट भर के खाना खाने से, जो कार्ब डाइट होती है ना अनाज वगैरह, इतनी सुस्ती किसी चीज से नहीं होती। हमारे पैगंबर की खुराकें देखो यार, वही खुराकें खाओ जो हमारे पैगंबर ने खाई है। तो इससे क्या होगा, आपके जिस्म में फुर्ती आएगी, आपके लिए फजर पढ़ना आसान, फजर की नमाज में पहुंचना बोलो आसान, जोहर में पहुंचना आसान, आपको अपने नफ्स पे इतना उबूर हो जाएगा, अपने ऊपर इतना कंट्रोल, जब चाहोगे रोजा रखोगे आप। अब तो हम रोजा नहीं रख सकते, नफली रोजा, पीर जुमेरात का रोजा सुन्नत है, अय्यामे बीस का रोजा सुन्नत है, लोग कहते हैं हम रोजा रखने का सोचते सोचते छह महीने गुजर जाते हैं, हिम्मत ही नहीं होती। भाई जब आप खाने पीने पर कंट्रोल हो जाएगा ना आपका, तो नफली रोजा रखना क्या हो जाएगा बोलो आसान। अभी हम पता है कि क्या हमारा जो स्टाइल चल रहा है, इंसान का नफ्स जो है ना एक घोड़े की तरह है, इंसान की जो ख्वाहिशात हैं वो किस तरह हैं, एक घोड़े की तरह। अगर घोड़े पर आप सवार हो और लगाम आपके हाथ में हो तो ये घोड़ा आपको मंजिल पर बहुत जल्दी पहुंचा देगा, ऐसा ही है कि नहीं? लेकिन अगर घोड़े की लगाम आपके हाथ में ना हो, आपका घोड़े पे कंट्रोल ना हो, बल्कि घोड़े का आप पे कंट्रोल हो जाए, घोड़ा अपनी मर्जी से आपको घुमा रहा हो, तो आपकी दो मिनट में ऐसी की बोलो तैसी। मैं भुगता हुआ हूं, एक दफा हम पुरानी बात है तलवीमी के दौर में घुड़सवारी के लिए गए, वो घोड़ा बड़ा सरकश था, हम जब घोड़े की पूंछ पे बैठे तो मैंने घोड़े की लगाम हाथ में ली, मुझे अंदाजा हो गया कि घोड़ा मेरे कंट्रोल में नहीं है, थोड़ी देर में मैं किसके कंट्रोल में आ गया, घोड़े। अब मैं किया भगा रहा हूं, कहीं और लेके जा रहे हैं मुझे, तो मैंने कहा क्या भाई प्रोग्राम हमारा क्या हो गया, बढ़ गया। ये मैं भुगता हुआ हूं, इसलिए मैं ये मिसाल बड़े मजे से दे रहा होता हूं कि जब तक घोड़ा आपके कंट्रोल में, आपको मंजिल तक पैदल चलने वाले की निस्बत जल्दी पहुंचा देगा। जिन लोगों में ख्वाहिशात ही नहीं होती ना, वो भी कुछ नहीं कर पाते हैं, ये भी ध्यान में रखो, ख्वाहिशात का होना जरूरी है, ये ईंधन का काम करती है, फ्यूल का काम करती है, लेकिन ये ख्वाहिशात आपके कंट्रोल में हो। इस्लाम आपको ख्वाहिशात कुचलने का हुक्म नहीं दे रहा, ख्वाहिशात को लगाम देने का हुक्म दे रहा है, ये फैसला आपने करना है कि कौन सी ख्वाहिश पूरी करनी है कौन सी पूरी नहीं करनी। जब ये बात मुझे समझ में आई तो मैंने कहा चार शादियों वाली पूरी करनी है और जिना से अपने आप को बचाना है। ख्वाहिशात से थोड़ी अल्लाह मना कर रहा है, अल्लाह ने कहा भाई लगाम दो, अल्लाह मियां ने कुछ ख्वाहिशात बोला कर सकते हो, कुछ का बोला नहीं कर सकते, और जब जायज ख्वाहिशात पूरी कर लो तो नाजायज की तलब ही खत्म हो जाती है। वैसे भी इंसान की फितरत है, आपको प्यास लग रही है, आप खरीद के अगर पानी पी लो तो चोरी करके पीने का दिल करेगा बोलो ना? आपको भूख लग रही है, खरीद के रोटी खा लो तो चोरी करके रोटी खाने का, जब रोटी से पेट भर जाएगा तो चोरी करने का फ्री में भी कोई देगा? आदमी कहेगा नहीं भाई नहीं लेना। समझते हो कि नहीं समझते हो? तो अल्लाह मियां ने कहा कि ख्वाहिशात को अपने ऊपर सवार नहीं करना है। अपनी लगाम, मैंने जैसे घोड़ा मुझे लेके भाग रहा था, सब हमारे साथ ही देख रहे थे हो क्या गया, वो इधर जा रहा है, फिर मैंने जान कैसे बचाई है, मुझे लगा कि ये गया मैं गया, तो मैंने जान ऐसे बचाई, मैंने चलते हुए घोड़े से छलांग लगा के कलाबाजियां खा के गिरा हूं। मैंने कहा ये कम चोट आएगी, ये मुझे पता नहीं किधर ले जाके मारे। और फिर अजीब बात, आप हैरान हो गए सुन के, ये सर्कश हुआ क्यों पता है क्या है, अभी क्या बोलो यार, मस्जिद में ऐसी बातें मुनासिब नहीं। घोड़ी के साथ खड़ा हुआ था, उसको वहां से हटा दिया था। फिर किसी ने बताया कि ये घोड़ी की मोहब्बत में जो है ना, इसकी दोस्त है, ये फ्रेंड है, ये दोनों जीवन साथी हैं, जब भी जाते हैं दोनों साथ जाते हैं, आप अकेले को लेके निकल लिए। मुझे इबरत हुई कि भाई आदमी बीवी के बगैर मुकम्मल बोलो नहीं है, समझ रहे हो। ये फितरत है इंसान की, सुकून में नहीं होता। इसलिए सफर में जब अल्लाह वसाइल दे तो बेगम को साथ लेके जाया करो, वसाइल नहीं हो तो फिर वो लोग कहते हैं अबे हमारे पास पैसे हैं नहीं, तो साथ लेके जाया करो, ये आपके शरीफ होने की अलामत भी होगी। खैर जल्दी से बात को बस दो मिनट में समेट रहा हूं। तो अब क्या है मेरे भाई, ख्वाहिशात को आपने लगाम आपके हाथ में होगी तो क्या होगा, यही ख्वाहिशात आपको जल्दी मंजिल मकसूद तक पहुंचा देंगे। और अगर ख्वाहिशात के गुलाम बन गए ना, हम लोग बने हुए, हम अपनी मर्जी से थोड़ी उठते हैं, जब सो सो के थक जाते हैं तो फिर उठते हैं, हम क्या ख्याल है। हम अकल से नहीं खाते हैं, ख्वाहिशात से खाते हैं। हमें पता है कि जो मैं इतना फोड़ रहा हूं, बर्गर खा खा के लोग बर्गर बन गए हैं, नहीं छोड़ेंगे। कल देखो मैं एक जगह गया हूं ना बयान के लिए, उन्होंने मेरे सामने पेस्ट्रियां ला के रख दी, बहुत जोर लगाया कि खा लो, मैंने नहीं खाया। थोड़े से नाराज होने लगे, मैंने फिर उनसे कहा देखें अगर मैं लोगों के मशवरे पे खाना शुरू कर दूं, लोगों के मशवरे पे, आप जब कहें खाओ तो मैं भी खाऊं, तो मैं बाहर निकलूंगा कोई और साहब कुछ और खिलाएंगे, मौलाना लोग हैं हम जैसे नालायकों को भी अल्लाह ने टूटी फूटी इज्जत दे दी, हर आदमी खिलाने की कोशिश करता है। तो मैंने कहा थोड़े दिनों में, वो एयरपोर्ट का वाकया है ना, वो ले आए पेस्ट्री, ये ले आए, खाए ना खाए, मैंने कहा भाई नहीं खा, ढीठ बनना पड़ता है इंसान को। तो हालांकि दिल चाह रहा था, मेरा दिल चाह रहा था कि दो पेस्ट्री अगर हो जाएं तो, और फ्री की तो वैसे भी अच्छी लगती हैं। फिर मैंने उनको समझाया देखो अगर मैं यही शुरू कर दूं, थोड़े दिनों में मैं जब आऊंगा तो कैसा हूंगा मैं, इस तरह हूंगा, लंबाई और चौड़ाई क्या हो जाएगी बराबर। आप यूं भी मुझे कर सकते हैं, क्या ख्याल है, और यूं भी कर सकते, अच्छा लगूंगा मैं। उन्होंने कहा नहीं। तो मैंने कहा जब अभी मैं नहीं कह रहा बहुत हैंडसम हूं, लेकिन फिर भी थोड़ा सा तो सेट लग रहा हूं ना आपको, चल फिर रहा हूं, भागा फ्लाइट भी निकल रही थी, स्पीड भागते हुए गया मैं, अभी भाग रहा हूं चल रहा हूं, अगर मैं ये खाऊंगा। उन्होंने कहा एक से क्या होगा, ये बहुत बड़ा शैतान का धोखा है भाई, एक से ही होता है, एक दफा से क्या होता भाई, एक दफा से ही, जो एक दफा खाता है हर दफा वो एक ही दफा समझ के खा रहा होता है, समझते नहीं हो बात को। तो ख्वाहिशात की गुलामी के बजाय ख्वाहिशात पे सवार हो जाओ, कभी कभार मौका मिलता है तो खा लो, वो तो हमें तो बार बार मिल रहा होता है ना, अल्लाह ने हम जैसे, एक तो मौलवियों को लोग खाता देख के भी खुश नहीं होते, लोग कहते हैं ये हर वक्त खाते रहते हैं, खिलाते भी हैं, खिला भी पब्लिक ही रही होती है, हमारे यहां जाओ हमारे यहां दावत है, ये खा लें वो खा लें, मिठाई के डब्बे खा लें ये भी खा लें, और फिर कहते हैं मौलवी खाते बहुत हैं, तो ना कम वक्त हो तुम खिला के खुश हो रहे हो, तो और ना ना खा के जब मना कर दो तो उस पर भी एतराज होता है। तो इसलिए मेरे भाई अपने जिस्म में चुस्ती पैदा करो, और ये ख्वाहिशात पे कंट्रोल किए बगैर मुमकिन बोलो नहीं है, इसलिए मैं इसको बहुत फोकस करता हूं। खुश रहना खुदा की कसम सुस्ती में मुमकिन नहीं है, ये लिख लो डायरी में। जो सुस्त, देखो जो ख्वातीन घरों में हर वक्त जुती रहती है ना काम काज में, वो खुश रहती हैं, वो खुश रहती। अभी जो मर्द और औरतों में डिप्रेशन की बीमारी, ये फारिग होने की वजह से भी है। हमारे हजरत फरमाया करते थे घरों में इतना ख्वातीन अपने आप को बिजी रखें कि ईशा की नमाज जब पढ़ रही हो ना तो झूम रही हो नींद से, ये हालत होनी चाहिए। मैं नहीं कह रहा आप घरों में औरतों को जाके गुलाम बना दो हर वक्त गन पॉइंट पे, ये ख्वातीन को तरगीब दे रहा हूं, आपको नहीं कह रहा कि आप जाके ये काम उनसे, आप खुद अपनी सुस्ती दूर करने की कोशिश करें, पूरा बयान जाके ना उधर निकाल देते हैं लोग। तो लेकिन हकीकत ये है कि हमेशा एक्टिव लोग, चुस्त लोग आपको खुश नजर आएंगे, और फारिग लोग आपको हमेशा टेंशन में नजर आएंगे। तो हिलो हिलाओ, बच्चों को समझाओ कि भाई ये नहीं पढ़े रहते बेटा इस तरीके से, उठो कोई काम करो, मारे पीटे नहीं उनको, वो फिर बागी होने का खतरा होता है, लेकिन कोई ऐसे काम उनके जिम्मे लगाएं, हिलें जुलें। मैं जानवर क्यों पालता हूं, मुझे वैसे तो शौक है, लेकिन मैं ये चाहता हूं मेरे बच्चे भी ये पालें, ताकि फारिग वक्त में ये जो ये चुस्ती नहीं है कि आप पबजी खेल रहे हैं, ठा ठा बटन दबा रहे हैं, कहीं ऐसा ना हो आप कैंप स्पीड से बटन दबाया करूंगा मैं पबजी में जल्दी। ये तो सुस्ती की आला मिसाल है। फिजिकल एक्टिविटी जरूरी है, जानवर पालने में फिजिकल एक्टिविटी होती है, जॉगिंग में, स्विमिंग में, इन चीजों में होती है। तो इससे आपको चुस्ती पैदा होगी, नमाज पढ़ना आपके लिए आसान होगा, रोजा रखना आपके लिए आसान होगा, माँ बाप की कड़वी कसीली बर्दाश्त करना आपके लिए क्या होगा। सुस्त आदमी को उसका अब्बा एक लफ्ज बोलता है ना, ये एकदम रिप्लाई करता है। चुस्त आदमी क्या कर लेगा, बर्दाश्त। मां की कड़वी कसीली भी बर्दाश्त करेगा, बेगम की भी उल्टी सीधी बर्दाश्त कर लेगा चुस्त आदमी। लेकिन सुस्त डिप्रेशन का डब्बा होता है वो, समझ रहे हो, वो खुद भी टेंशन में और दूसरों को भी। और अल्लाह किसी की औलाद को सुस्त ना बनाए भाई। मां बाप पे बड़े आरे चलते हैं, मैंने ऐसे ऐसे पोस्ती घरों में देखे हैं ना, मां बाप कहते हैं हडाराम खा रहा है हमारा सुबह शाम, हिलता नहीं है। ये बहुत बड़ी खतरनाक बात है भाई। अल्लाह ताला सबकी अच्छे की रिपोर्ट रखे और हमें मुकम्मल शरीयत पे चलने की तौफीक अता फरमाए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। बीमारी के इलाज के लिए पैसे मिले तो मैंने वो पैसे किसी जरूरतमंद को दे दिए, तो क्या इस नियत से बीमारी के नाम पर पैसे लेकर सदका करना ठीक काम है? नहीं। जब बीमारी के इलाज के लिए किसी ने पैसे दिए थे तो किसी बीमार का इलाज ही कराना चाहिए था, वो पैसे आपको विरासत में नहीं मिले थे। जो आदमी जिस नियत से रकम देता है आप पर लाजिम है वो उसी जगह इस्तेमाल करे, उसके अलावा किसी और काम के लिए उसका इस्तेमाल करना जायज नहीं है। अगर इशा की नमाज रह जाए और मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह के नक्शे के मुताबिक यानी 20 मिनट बाद तक, चूंकि वक्त की इंतहा है, नमाज मुकम्मल की तो मैंने सुना है कि नमाज हो जाएगी, ये मसला ठीक जी हो जाएगी, लेकिन ईशा में इतनी ताखीर जायज नहीं है। आधी रात से ज्यादा ताखीर नहीं कर सकते ईशा में, कजा तो नहीं होती लेकिन गुनाह होगा, इतनी ताखीर ठीक नहीं है ईशा की नमाज में। हजरत सुना है कि पहले लोगों के आसाब मजबूत थे, खून निकलवाया करते थे, लेकिन उस वक्त कम खाना कम सोना फायदेमंद था, मगर अब आसाब कमजोर है, खुराक खालिस नहीं है, लिहाजा अब कम अब खाना और सोना डट के करना चाहिए ताकि कमजोर ना हो। इस तरह ज्यादा शादियां करना इस्लाम और मेडिकली इस जमाने में सेहतें अच्छी थी, सहाबा ने ज्यादा शादियां की तो इनका ईमान तकवा भी ज्यादा था, माशाल्लाह मार्केट में ये चल रहा है, गलत चल रहा है मार्केट में। कम खाना हमेशा से सेहत के लिए मुफीद रहा है, ज्यादा खाना हमेशा से सेहत के लिए नुकसान दे रहा है। खूब समझ लो, फितरत कभी चेंज नहीं होती, जमाना चाहे कितना ही तब्दील हो जाए फितरत चेंज नहीं होती। सेहत के बुनियादी उसूल जो पहले थे आज भी वही हैं। बाकी कम सोना का मतलब, कम सोना का अब कम का मतलब क्या है, जितनी नींद इंसान की सेहत के लिए जरूरी है उतना तो पहले भी जरूरी था और अब भी जरूरी है। आजकल ज्यादा लंबा सो के भी लोगों को सेहत नहीं मिलती, उसकी वजह यह है कि स्लीप क्वालिटी की वाट लगी पड़ी है, क्वांटिटी है क्वालिटी नहीं है। पहले लोग घोड़े बेच के सोते थे, घोड़े बेच के बेहोश होके सोते थे, अब नहीं सोते, अब मोबाइल देखते 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 नींद आती है नहीं आ रही होती, फिर सोच सो रहे होते हैं, पता ही नहीं होता मैं सो रहा हूं कि जाग रहा हूं, मैं जरा सी आवाज मार उठ के बैठ जाएगा बंदा। तो ये नींद का बेड़ा गर्क हुआ है आजकल, तो वो स्लीप मैनेजमेंट एक कोर्स करवाते हैं सुलेमान अहमर साहब, मैंने वो कोर्स किया हुआ है, बहुत पहले किया था, बहुत जबरदस्त कोर्स है, वो कर लें आप, आजकल वो करवा रहे हैं टाइम लेंडर वाले, स्लीप मैनेजमेंट का कोर्स है। लेकिन उसको पूरी आपके स्केड्यूल अपना चेंज करना पड़ेगा, खाली कोर्स करने से फायदा नहीं होता, मैंने भी कोर्स किया हुआ है लेकिन मुझे फायदा इसलिए नहीं हुआ कि अमल थोड़ी हो रहा है, हमें भी रात को नींद नहीं आती, वजह उसकी सफर, अभी फिर सफर है मेरा, जब थोड़ी आदत पड़ती है जल्दी सोने की तो फिर सफर शुरू हो जाता है। तो रात को जल्दी सो और सुबह को तहज्जुद में उठ जाओ। इस टाइम की जो नींद है ना ये बहुत ही खानदानी नींद है, दिन की नींद सेहत के लिए मुफीद इतनी नहीं है जितनी रात की नींद है। तो अल्लाह ने साइकिल बनाया हुआ है, घड़ी है हमारी बॉडी में लगी हुई है, वो सूरज के हिसाब से चलती है, हम रातों को जाग जाग के दिन में सो सो के उस घड़ी की ऐसी की तैसी उसके स्प्रिंग की खराब कर दी हम लोगों ने। तो उस रूटीन पे आ जाओ और दिन में थोड़ी देर कैलूला मार लो, दिन में क्या कर लो, थोड़ी देर सो जाया करो, बस काफी है ये। अच्छा, बाज़ उलमा का तो रिवाज ये था, उनकी जिंदगी का मामूल था, वो चलते फिरते सोते थे, ऐसे भी हमने बुजुर्ग देखे हैं। हजरत शेखुल हदीस मौलाना ज़करिया रहमतुल्लाह अलैह सोते ही नहीं थे, वो काम करते करते थक गए, जब बहुत नींद का गलबा हुआ तो लेट गए वहीं पे, सो गए गहरी नींद, जब थकावट उतरी तो उठ के बैठ के काम शुरू कर दिया। वो ये भी एक तरीका होता है कि सो नहीं तो नींद खुद ही मुसल्लत हो जाएगी, वो बहुत क्वालिटी वाइज बड़ी गहरी नींद होती है, लेकिन ये तरीका फिलहाल आप लोग इख्तियार ना करें, कुछ और ही ना हो जाए आपके साथ। तो रात को तमीज से अच्छे बच्चों की तरह 10 बजे सो जाया करें और सुबह 4 बजे 11, 12, 1, 2, 3, 4, 6 घंटे बहुत होते हैं, बहुत ज्यादा होते हैं, और इस टाइम पे तो बहुत ही ज्यादा होते हैं। 10 बजे सो जाएं, वैसे तो 3 बजे उठना चाहिए, लेकिन 4 बजे भी चलो, शैतान को भी थोड़ा खुश करना चाहिए, बहुत नेक बनने की जरूरत नहीं है। रात को 10 बजे लेट गए, सुबह 4 बजे उठ गए, तहज्जुद पढ़े, दुआ मांगी, फजर पड़ी, फजर से पहले थोड़ा सा 10 मिनट लेट जाए, नबी की सुन्नत है फजर की नमाज से पहले 5-10 मिनट हल्की सी नींद अगर आ रही है तो ले लें, वो उससे फ्रेश रहता है आदमी, उसके बाद फिर सोए नहीं। फिर आपने दोपहर सुबह फजर के बाद ही अगर नाश्ता कर लिया, अगर मामूल है, वैसे तो नाश्ता कोई अच्छी चीज नहीं, लेकिन बहरहाल चलो कर लो, अब इतना भी शैतान को भी तो खुश करना है ना थोड़ा सा, बहुत ज्यादा नेक बनता है ना आदमी तो थोड़े से भी जाता है फिर वो, कि मैंने देखा जो एकदम से बहुत नेक बने फिर वो ऐसी रिवर्स होते हैं ना, क्या आदमी कहता है भाई तू पहले ही ठीक था। तो फजर के बाद नाश्ता किया तो आपको 12 बजे लगेगी दबा के भूख, तो 12 बजे आपने खाना खाया, फिर आप जोहर से पहले कैलूला मारा आपने थोड़ी देर, बड़ी मजे की नींद आती है, फिर जोहर में उठे आप, फिर रात को 10 बजे तक मत सो। ये तरतीब इंसान के बच्चों की तरतीब है, जो इस्लाम की बताई हुई तरतीब है, सारे शरीफ लोग हमेशा से इसी तरतीब पर अमल करते आ रहे हैं, लेकिन अब ये तरतीब मार्केट से शॉर्ट हो गई। अब 12 बजे सो के उठते हैं फिर भी थके हुए होते हैं, क्योंकि उठ ही गलत टाइम पे रहे हैं। सुबह उठने के बाद सबसे पहला काम आराम करना होता है आजकल लोगों का, आप किसी से कराची में पूछें तो सुबह उठने के बाद क्या करता है, कहते हैं आराम करता हूं मैं, क्योंकि सुबह जब उठता है ना बिस्तर से 12 बजे सो के, तो हुनूदगी ही रहती है सारा दिन, फ्रेश नहीं होता, समझते हो, क्योंकि सुबह के वक्त फजर के बाद वक्त ऑक्सीजन लेवल बहुत होता है, वो आपको फ्रेश कर देता है, जब फ्रेश करने वाले हार्मोन्स बॉडी से निकलने थे उस वक्त आप सोने वाले हार्मोन्स को इस्तेमाल में ला रहे थे आप, तो ये सारा सेटअप उल्टा पुल्टा चल रहा है मार्केट में, तो ये फितरत से बगावत है। तो टाइम पे सो, तमीज, गहरी नींद लिया करो, गहरी नींद, खूब थका हो बहुत ही, और याद रखो बार बार एक बात कहता हूं, मैं डॉक्टर नहीं हूं, लेकिन आप डॉक्टरों से तस्दीक कर लेना, वो कहेंगे सही कह रहे हैं, अगर वो इंसान यानी सही डॉक्टर होगा, खाने पीने से ज्यादा क्या जरूरी है, गहरी नींद। लोग खाने पीने में तो फिर भी कुछ तब्दीली कर देंगे, नींद को नहीं, सबसे ज्यादा आपकी बॉडी को रिकवर करने वाली, रिफ्रेश करने वाली, जवान रखने वाली चीज क्या है बोलो, गहरी, अबे भाई नींद नहीं ना यार, सोता तो हर आदमी है, गहरी नींद, नींद नहीं, हर आदमी सो ही रहे ना, पूरी कौम सो रही है, लेकिन फ्रेश हो रही है, दफ्तरों में जाओ सो रहे हैं, गहरी नींद नहीं है। हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम को सोते हुए में हल्के हल्के खराटे भी आते थे, पता है आपको, हालांकि खराटा एक ऐबदार चीज समझी जाती है, लेकिन हल्के से आते थे आप, ये गहरी नींद की अलामत थी, जब बहुत गहरी नींद में होता है ना इंसान तो हल्के हल्के खराटे आते हैं। तो मैं बहुत हैरान होता था कि हमारे नबी को हल्के से खराटे क्यों आते थे, क्योंकि खराटा तो एक बज़ाहिर ऐब की चीज है, इसकी हिकमत ये समझ में आई, ये बताने के लिए कि आपकी नींद हल्की नहीं है, बहुत गहरी नींद है, क्योंकि अंबिया जिस्मानी ऐब से पाक होते हैं, गहरी नींद ना होना ये जिस्मानी ऐब है, इसमें आदमी का दिमाग ही काम नहीं करता तो क्या काम करेगा फिर वो, तो इसलिए नबी सल्लल्लाहु अलैहि वसल्लम गहरी नींद सोया करते थे, तो गहरी नींद की आदत डालें, गहरी नींद की। और बाकी ये कम खाना, कम खाना तो बहुत सेहत के लिए मुफीद है, हाँ ये बात जरूर है, ये जो आपने कहा ना कि पहले खुराकें खालिस होती थी अब खालिस नहीं है, ये बिल्कुल वैलिड पॉइंट है, इसका जवाब यह है कि आप अच्छी खुराकें खाएं, अगर कम भी खा रहे हो और खा वही आड़ा तिरछा रहे हो तो फिर तो कमजोर हो जाओगे आप। जब आदमी कम खाता है, जैसे कम नींद में स्लीप क्वालिटी बढ़ानी पड़ेगी आपको, सो भी कम रहे हो और क्वालिटी वाइज भी हल्का सो रहे हो, फिर तो बेड़ा ही गर्क होगा ना बॉडी का। तो इसी तरह जब कम खाओगे तो खाने का जो मैयार है वो क्या करना पड़ेगा बोलो, बढ़ाना पड़ेगा, प्रोटीन ज्यादा लेने पड़ेंगे, अंडे, दूध, मछली, गोश्त, ये चीजें ज्यादा खानी पड़ेंगी आपको, वरना तो बढ़ जाएगा प्रोग्राम। और दूसरी बात ये कि आपको ऑर्गेनिक चीजें खानी पड़ेंगी, बाजारी चीजों से आपको जान छुड़ानी पड़ेगी। मैंने जूसेस के डब्बे जितने भी है ना, जितने भी हों, बाहर की कंपनियों के भी हों, बहुत तजर्बे किए हैं, मेरा गला बहुत सेंसिटिव है, जितना मर्जी ये फ्रेश जूस पी लो गला खराब नहीं होता, इनसे मेरा गला फौरन बैठ जाता है, हो सकता है आपका ना बैठता हो, लेकिन इसका मतलब इसमें कुछ है गड़बड़, और इनमें जो विटामिन सी भी लिखा हुआ होता है ना भाई, ये जो फ्रेश जूस के डब्बे, जो जूसों के पैकिंग के डब्बे मिल रहे हैं, इनमें विटामिन सी इसलिए लिखा होता है कि विटामिन सी लिखने पर गवर्नमेंट की तरफ से कोई पाबंदी नहीं है। होता होता कुछ भी नहीं है इसमें। आयरन के लिए ना लोग सेब के डब्बे वाले जूस पी रहे हैं। भाई साहब किसी और को लतीफे सुनाया करो। एक साहब एक कंपनी है मशहूर, उसका डब्बा पी रहे थे ना जूस का, कह रहे थे आयरन की कमी। मैंने कहा लतीफे किसी और को सुनाया करो जाके, हमारे पास आपसे अच्छे अच्छे लतीफे हैं। तो ये लतीफा है कि आप कंपनी की मल्टीनेशनल कंपनी हो या यहाँ की लोकल कंपनी हो, उसका कोई जूस पी रहे हो मिनरल्स और विटामिन हासिल करने के लिए, तो ये लतीफे के तौर पे आप सुना सकते हैं, इस पे पाबंदी नहीं है। तो ये जो इस पे लिखा होता है ना विटामिन सी और विटामिन, ये इसलिए लिखा होता है कि पाकिस्तान में किसी भी डब्बे पे कुछ लिखने पर गवर्नमेंट की तरफ से कोई पाबंदी नहीं है। हाँ अमेरिका में लंदन में शायद विटामिन सी लिखा हो तो हो सकता है, हो भी उसमें, यहां कोई पाबंदी नहीं है, समझ रहे हो। इसलिए वो लिखते हैं, पूरी छाप देते हैं विटामिन सी और ए, जैसे हलाल के ठप्पे आ रहे हैं ना आजकल, खिंजीर के गोश्त पे भी लिखा होता है हलाल। तो आपने कोई भी खुराक की क्वालिटी बढ़ानी है। दूसरी बात ये कि बाज लोगों का आजकल मेदे कमजोर हैं, तो खुराक की कमी से एक और नुकसान ये हो सकता है कि आपकी बॉडी में कुछ मिनरल्स और विटामिन की कमी हो जाए, तो उसमें डॉक्टर के मशवरे से कोई मल्टी विटामिन फिर साथ में, जैसे बाज लोगों को रमजान में मुंह में छाले निकल आते हैं, तो मेरे साथ बचपन में बहुत होता था ऐसे, तो डॉक्टर फोलिक एसिड वगैरह इस टाइप की चीजें देते थे, वो ठीक हो जाते थे। तो वो फिर, मैं डॉक्टर नहीं हूं, मैं मसाइल बताने के लिए बैठा हुआ हूं, मैं सिर्फ आपको इतना बता रहा हूं कि कम खाओ, बाकी उसके साइड इफेक्ट को बचने के लिए क्या करना है वो डॉक्टर बताएगा। अच्छा मेरे मैं ये, और कम खाओ इसलिए कि मजहब का हुक्म है। ये किसका हुक्म है? अल्लाह रसूल का हुक्म है कि अल्लाह को ज्यादा खाने वाला पसंद नहीं है। उस दौर में भी पसंद नहीं था, आज भी पसंद नहीं है। भैंसें ज्यादा खाती हैं। मौलाना कासिम नानोत्वी रहमतुल्लाह अलैह थे गालिबन, उनका किसी हिंदू पंडित से मुकाबला हुआ। हिंदू पंडित ने कहा कि मैं ये पूरी देग खा के दिखा दूंगा। पूरी देग इंसान के मेदे में आ सकती है? नहीं। उसने कहा लेकिन ये मौजजा होगा भगवान की तरफ से, आप भी देग खा के दिखाओ। अगर मैंने ये देग खा ली तो इसका मतलब भगवान किसके साथ है? मेरे साथ है ना, कि इतने से पेट में पूरी देग आ गई और मरा नहीं मैं। और अगर आपने देग खा ली तो इसका मतलब भगवान किसके साथ है? आपके साथ। तो ये देगों का मुकाबला करते हैं, जो देग खा गया वो मुनाजरा जीत गया। पता नहीं मौलाना कासिम नानोत्वी थे कोई और बुजुर्ग थे, मुझे इनाम याद नहीं। अब वो बेचारे सोच में पड़ गए, यार देग कौन खाएगा भाई, क्या ख्याल है भाई। काफी देर सोचने लगे ना भाई, यार देख तो उनको तो बेचारों को वैसे ही रोजा रखने की आदत थी। तो काफी देर, अब वो समझे कि ये मुनाजरा हार गए हैं, बगले बजाने लगे, तालियां पीटने लगे। इन्होंने कहा भाई देखो बात ये है कि देंगे खाना इंसानों का काम नहीं, भैंसों का काम है। भैंस को पूरा चारा देग भर के दो ना, खा जाएगी, फिर दो और मांगेगी। तो ये कोई कमाल की बात नहीं है। कमाल की बात है ख्वाहिशात पे कंट्रोल करना। खाना कमाल नहीं है, खाना पड़ा हुआ हो और ना खाना, क्या ख्याल है भाई, ये कमाल है ना। तरह तरह की चीजें पड़ी हुई हैं और आप कह रहे हो कंट्रोल करूंगा अपने ऊपर, नहीं खाऊंगा, ये इंसानियत है। तो ऐसा है कि मैं भी एक हफ्ता भूखा रह के दिखाता हूं और आप भी एक हफ्ता। जो एक हफ्ता भूखा रह गया इसका मतलब अल्लाह उसके साथ है, उसका दीन सच्चा। अब आप बताओ जो देख खाता हो वो तो दो दिन भी भूखा रह सकता, वो एक हफ्ता कहां से भूखा रहेगा। तो अल्लाह मियां को फोड़ने फाड़ने वाले पसंद नहीं है। हमारे नबी की खुराकें देखो यार, आप शदीद भूख में आप घर तशरीफ लाते, कितनी दफा ऐसा हुआ। मैंने किस पे एक हॉस्पिटल वालों के लिए एक वीडियो क्लिप रिकॉर्ड करवाया था, लाहौर का एक मशहूर हॉस्पिटल है, वो डॉक्टर मुझसे वो क्लिप रिकॉर्ड करके ले गए थे, उन्होंने चलाया अपने चैनल से, पता नहीं वो कहां यूट्यूब पे मिल जाएगा आप। उसमें नबी सल्लल्लाहु अलैहि वसल्लम की खुराक और इस्लाम, खुराक से मुतालिक इस्लाम की हिदायत क्या है, उसमें मैंने वो हदीसों के रेफरेंस पेश किए थे। कितनी दफा ऐसा हुआ है, शदीद भूख। शदीद भूख का मतलब क्या होता है? सुबह का नाश्ता हो तो फिर रात को जाके शदीद भूख लगती है। तो शदीद भूख में क्या खाया है? दूध पिया है बस, बकरी का ताजा दूध निकाला और सैर हो गए, बस ये हो गया फुल खाना। पीना भी यही, खाना भी यही। तो ये जब इस तरह से आप दूध पीते हो ना, तो वो बॉडी को ठा करके लगता है जाके, सारे मिनरल्स उसमें जितने भी हैं वो सारे हासिल होते हैं। हम जिस तरह से दूध पीते हैं उसमें जाया ज्यादा होता है, फैट ही हासिल होता है और زیادہ تر چیزیں حاصل نہیں ہوتی. تو نبی کا معمول یہ تھا اس طرح سے کھانا کھانے کا, کھجوریں کھا لیں بس پیٹ اس سے بھر گیا. تو آج کون کھاتا ہے کھجوروں سے پیٹ کون بھرتا ہے؟ تو آرگینک چیزیں ہی نہیں ہم لوگ کھا رہے ہیں. تو یہ بات آپ کی بالکل درست ہے کہ جب کم کھائیں گے نا تو خوراک کا معیار بڑھانا پڑے گا. ڈرائی فروٹ کھایا کرو, بادام پستے وستے. لوگ کہتے ہیں پیسے نہیں ہیں. بھائی جو آپ اس پہ اتنا پیسہ نہیں لگتا ہے, آپ کیلکولیٹ کرو نا, جو آپ پھوڑ رہے ہو نا اس پہ زیادہ لگ رہا ہے. ایک مکان جو میری دادی کے نام تھا, میری دادی اور میرے نانا کے انتقال کے بعد میرے والد نے کہا کہ میں اپنا حصہ معاف کیا, تو کیا اس طرح زبانی کہہ دینے سے حصہ معاف ہو جاتا ہے اور میرے والد کا بھی انتقال ہو گیا ہے؟ دیکھو جس چیز کو تقسیم کر کے قبضے میں دینا ممکن ہو, خوب سمجھ لو, جس چیز کو تقسیم کر کے قبضے میں دینا ممکن ہو وہ زبانی معاف کرنے سے معاف نہیں ہوتی. اس کی مثال ایسے ہے, آپ کے والد کا انتقال ہوا, انہوں نے 800 گز کا ایک پلاٹ چھوڑا. کتنے گز کا؟ 800. وارثوں میں 2 بیٹے ہیں اور کوئی وارث ہے بھی نہیں, تو 800 گز میں سے 401 کا ہوا اور 400 یہی ہوگا نا. نہیں آئی بات سمجھ میں؟ تو یہ 800 دونوں میں کیا ہے؟ مشترک. اب ہر جز میں دونوں شریک ہیں. ایسا نہیں ہے کہ 400 یہ والا اس کا اور 400 گز یہ والا اس کا. ابھی جب تک تقسیم نہیں ہوا ہے تو ہر مٹی کے جز میں دونوں کیا ہیں؟ برابر کے شریک ہیں. اب یہ پلاٹ ایک ایسی چیز ہے جس کو دونوں بھائی بیچ سے ڈیوائیڈ کر دیں تو یہ استعمال کے قابل رہے گا. 800 گز کا پلاٹ ہے, اس کو تقسیم کر کے 400 اس کو دے دیں, 400 اس کو دے دیں, کیا خیال ہے؟ تو یہ 400 میں اپنا مکان بنا لے گا اور وہ 400 گز میں اپنا مکان. یعنی یہ قابل تقسیم ہے, یہ ایسی چیز ہے جس کو ڈیوائیڈ کرنا ممکن ہے. تو جو بھی مشترک چیز آپ کو وراثت میں ملی ہو اور اس کو ڈیوائیڈ کرنا پوسیبل ہو, جب تک وہ ڈیوائیڈ نہیں ہو جاتی اس میں یہ کہنا کہ میں نے اپنا حصہ معاف کیا, شرعاً یہ معافی نہیں ہوتی, کیونکہ یہ معاف کرنا ہبہ کہلاتا ہے, گفٹ. اور جو چیز ابھی آپ کی ملکیت الگ ہی نہیں ہوئے دوسرے کی ملکیت سے, تو اس میں گفٹ بنتا نہیں ہے. بات آ رہی ہے سمجھ؟ اس لیے کہ آپ کا اس پہ کنٹرول ہی نہیں ہوا ہے ابھی تک. اس لیے کہتے ہیں کہ ایسی چیز کا ہبہ جو مشا ہو, مشا چیز کا, اس کو فقی اصطلاح میں کہتے ہیں مشا چیز کا ہبہ جو تقسیم جس کی ممکن ہو, اس کا ہبہ قبضے کے بغیر یا تقسیم کیے بغیر جائز نہیں ہے. آئی بات سمجھے؟ اب دوبارہ بتا دیتا ہوں. ابا نے پلاٹ چھوڑا 800 گز کا, 2 بیٹے ہیں, دونوں ہر جز میں برابر کے شریک ہیں. ایک بیٹا کہتا ہے میں نے اپنا حصہ معاف کیا, نہیں ہوگا. پہلے ہم کیا کریں گے؟ لکیر کھینچیں گے, بولیں گے یہ والا تمہارا ہے اور یہ والا اس کا ہے. اب بتاؤ یہ والا معاف کرتے ہو نہیں کرتے, چھوڑتے ہو اس کے لیے؟ وہ کہے میں نے چھوڑ دیا. ٹھیک ہے جی, یا آپ نے اس کو گفٹ دے دیا. آئی بات سمجھ میں؟ لیکن جو چیز تقسیم کرنا ممکن ہی نہ ہو اس میں جائز ہے. مثال کے طور پر ابا نے ایک گھر چھوڑا 200 گز کا. اب 200 گز میں دونوں بھائی رہتے ہیں. اب دونوں ہر نلکے میں, ہر ٹائل میں برابر کے شریک ہیں یا نہیں ہیں؟ اب اس میں ایک بھائی اگر کہتا ہے کہ میں نے اپنا آدھا حصہ بھی تمہیں دے دیا, یہاں جائز ہے. وجہ اس کی ہے کہ اس 200 گز کے گھر کو ڈیوائیڈ کریں گے تو یہ کسی کے استعمال کے قابل رہے گا نہیں. وہ 100 گز ایسا آئے گا کہ اس میں کہاں کچن, کہاں واش روم, کچھ سارا برباد ہی ہو جائے گا وہ. تو کوئی بھی ایسی چیز جس کو تقسیم کرنا ممکن ہی نہ ہو اس میں تو آپ 10 بردار ہو سکتے ہیں اپنے حصے سے, لیکن جس کو تقسیم کرنا ممکن ہو اس میں اپنے حصے سے آپ 10 بردار نہیں ہو سکتے. اس میں پہلے اس کو لکیر کھینچنی پڑے گی, یہ والا تمہارا, یہ والا اس کا. اب بتا بھائی 10 بردار ہوتا ہے کہ نہیں ہوتا؟ تو یہ وراثت کا اہم مسئلہ ہے, لوگ اس میں گڑبڑے کرتے ہیں. تو اگر کسی نے ابا نے, اب یہ مسئلہ بتا دوں, اب وہ دادی کے انتقال کے بعد جب ابا کے پاس آیا وہ گھر, تو ابا اس کو تقسیم کر کے اپنا حصہ الگ کر سکتے تھے کہ نہیں کر سکتے تھے؟ عام طور پہ گھروں میں ممکن نہیں ہوتا, الا یہ کہ 1000 گز کا گھر ہو یا 800 گز کا گھر ہو. تو اگر ابا تقسیم کر سکتے تھے تو پھر ابا نے حصہ جو معاف کر دیا وہ معاف نہیں ہوا, وہ وراثت میں جاری ہوگا. اور اگر وہ گھر ڈیوائیڈ ہو سکتا تھا تو پھر ابا کے معاف کرنے سے معاف نہیں ہوا, وہ ابا کی ملکیت میں تھا, وراثت میں آئے گا وہ. لیکن اگر وہ تقسیم کے قابل تھا ہی نہیں, جیسے کہ عام طور پہ گھر ڈیوائیڈ کر کے استعمال کرنا ممکن نہیں ہوتا, پھر اس میں اگر ابا نے کہہ دیا میں نے اپنا حصہ چھوڑ دیا تو ابا کا حصہ گیا. نیز میرے نانا کی پانچ بیٹیاں اور کوئی بیٹا نہیں ہے. میرے نانا میرے تایا کے انتقال کے بعد ان کی وراثت میں کس کس کا حصہ ہوگا؟ اور بھائی دیکھو وراثت کے مسائل نہ یہاں جمع کرا دیا کرو, اس میں پوری ڈیٹیل معلوم کرنی پڑتی ہے کہ کس کا انتقال کس سے پہلے ہوا ہے. بعض دفعہ کسی کا انتقال بعد میں ہو رہا ہے, کسی کا انتقال پہلے ہو رہا ہے, پورا مسئلہ چینج ہو جاتا ہے. تو یہ جمع کرا دیں, یہاں پہ فون نمبر لکھ دیں, کوئی بات پوچھنی ہوگی تو ہم خود کال کر کے پوچھ لیں گے. مفتی صاحب اگر ہم کسی سے وعدہ کرتے ہیں سچے دل سے مخلص ہو کر, لیکن اللہ کی طرف سے کوئی ایسا معاملہ ہو جائے کہ وعدہ پورا نہ ہو سکے تو اس پر کیا گناہ ہوگا؟ نہیں ہوگا گناہ. دیکھو ایک ہوتا ہے معاہدہ, ایک ہوتا ہے وعدہ. معاہدہ جس کو انگلش میں ایگریمنٹ کہتے ہیں, معاہدہ اور وعدہ میں فرق یہ ہے, معاہدہ دو طرفہ ہوتا ہے اور وعدہ بولو یک طرفہ. معاہدہ دو طرفے کا مطلب کیا ہے؟ دو طرفہ کا مطلب یہ کہ آپ کسی سے کسی چیز کا وعدہ کرتے ہو اس بیس پہ کہ اس نے بھی آپ سے اس کے عوض میں کوئی وعدہ کیا ہوا ہے. دونوں طرف کا وعدہ ہوتا ہے. مثال کے طور پر میں اپنی گھڑی آپ کو دیتا ہوں اور اس کی قیمت فار ایگزامپل 100,000 روپے لگا دیتا ہوں. اب میں نے گھڑی آپ کے ہینڈ اوور کر دی, معاہدہ اور ایگریمنٹ کا تقاضا ہے کہ آپ نے 100,000 روپے مجھے دینا ہے, یہ ہر قیمت پہ دینا ہے آپ نے. معاہدے کی خلاف ورزی اسلام میں کبیرہ گناہ ہے. آپ نے کسی سے گھر رینٹ پہ لیا, معاہدہ ہوا دونوں طرف سے, ہم آپ کا گھر استعمال کریں گے اور مہینے کے آخر میں آپ کو رینٹ دیں گے اتنا. اب استعمال کر لیا, رینٹ پی گئے آپ, یہ حرام اور گناہ کبیرہ ہے. قرآن میں جہاں بھی آتا ہے نا ایمان والوں کی صفات, وہ معاہدوں کے بارے میں آتا ہے کہ اگریمنٹ کو پورا کرتے ہیں, معاہدے نہیں توڑتے, عہد شکنی نہیں کرتے, سمجھتے ہو؟ اور ایک ہوتا ہے وعدہ. وعدہ ایک طرفہ ہوتا ہے. مثال کے طور پر آپ نے کہا مفتی صاحب کل میرا ولیمہ ہے, آپ آئیے گا. میں نے کہا ٹھیک ہے میں آؤں گا. اس میں آپ کا تو ولیمہ ہے ہی نا, وہ میرے اوپر تھوڑی ڈیپینڈ کر رہا ہے, یک طرفہ ہے یہ. اس کے بدلے میں آپ سے کچھ نہیں لے رہا. میں کہتا ہوں جی ٹھیک ہے میں آؤں گا, تو میں نہیں آیا, کام پڑ گیا مجھے, سمجھ رہے ہو؟ تو یہ توڑنا جائز بھی ہے ناجائز بھی ہے. اس کا توڑنا جب ناجائز ہے جب سامنے والے کو کوئی نقصان کا خطرہ ہو. نقصان کا خطرہ نہیں ہے تو پھر غیر اخلاقی حرکت تو ہے, لیکن اس پہ وہ وعیدیں نہیں ہیں جو معاہدہ توڑنے پر ہے. اس لیے اس میں یہ کہا جاتا ہے کہ اگر آپ نے کسی سے وعدہ کیا یک طرفہ وعدہ, وہ آپ پورا نہیں کر پا رہے, تو آپ اس کو اطلاع کر دیں تاکہ اس کو تکلیف بولو نہ ہو. اور یہ جو حدیث میں آتا ہے نا کہ منافق کی تین علامتیں, جب وہ وعدہ کرتا ہے تو پورا نہیں کرتا, تو اس وعدے سے وہ وعدہ مراد ہے جس میں وعدہ کرتے ہی وہ نیت ہی جھوٹ بولنے کی ہو. آپ نے اس کو بول دیا کل آپ کا ولیمہ میں آؤں گا, دل میں ہے کہ نہیں آؤں گا, بھائی پاگل تھوڑی ہے ہم تمہارے ولیمہ میں, یہ جھوٹا وعدہ ہے, یہ حرام ہے. آپ نے وعدہ سچا کیا, دل میں تھا کہ میں آؤں گا, کوئی کام پڑ گیا تو نہیں جائیں آپ, کوئی مسئلہ نہیں ہے اس سے کوئی اتنا بڑی آفت. لوگ اس کو بھی نہیں, میں نے وعدہ کیا میں پہنچوں گا, بھائی کیا ہو گیا کہ بیسیوں کام انسان کو پڑ جاتے ہیں, آپ اپنے آپ کو کیوں نقصان میں ڈال رہے ہو؟ فون کر دو البتہ تاکہ وہ آپ کے انتظار میں بیٹھا نہ رہے, تکلیف نہ ہو اس کو. تکلیف پہنچانا حرام اور ناجائز ہے. آپ کے وعدے کی وجہ سے کوئی کمٹمنٹ نہ کر کے بیٹھا ہوا وہ, اس کو فون کر دو, بھائی مسئلہ یہ ہے کہ میں نہیں آ سکتا, میرا اپنا ولیمہ ہے آج. اب جنہوں نے چار شادیاں کرنی ہیں تو ان کا تو یہی ہے نا, کسی کے ولیمے میں اتفاق سے ان کا اپنا ولیمہ آ گیا. اب یہ تھوڑی میں وعدہ نبھانے جا رہا ہوں اگلے کے ولیمے میں, اسلام میں وعدے کی پابندی ضروری ہے. ابے گیا بھائی, تو نہیں کر, تجھ سے نہیں ہو پائے گا, تجھ سے نہیں ہو پائے گا, یعنی شادیاں بھائی اب تیرے بس کی بات نہیں ہے. البتہ اطلاع ضرور دیں تاکہ اس کو تکلیف نہ ہو. مفتی صاحب اس بات کی کیا حقیقت ہے؟ قرآن و سنت میں کئی لوگوں سے سنا ہے کہ جو گناہ خطائیں غلطیاں انسان سے ہوتی ہیں, کہتے ہیں آپ کے بچوں اولاد پر بھی اور جو برے اعمال ہیں آپ کے بچوں پر بھی عذاب ہے, کہ ایسا کچھ بھی نہیں ہے بھائی, جو انسان جو کرتا ہے اسی پر عذاب آتا ہے. البتہ نحوستیں ہوتی ہیں, بچوں کو جب پتہ چلتا ہے ابا ایسے ہیں تو بچے گناہ پہ جری ہوتے ہیں, یہ نحوست ہوتی ہے. اب بچوں کو پتا چلے گا ابا آنکھ مٹکے کرتے ہیں, لڑکیاں چھیڑتے ہیں, تو بچہ پھر پاک دامن بنے بہت مشکل ہے, سمجھ رہے ہو؟ اس لیے اپنے لیے نہیں, اپنے بچوں کے لیے انسان کے بچے بن جاؤ, تاکہ تمہارے بچے بھی کس کے بچے بنے؟ انسان کے بچے. ورنہ وہ دیکھیں گے غیر اخلاقی سرگرمیوں میں ہوتے ہو تو بچے بھی بگڑتے ہیں. مفتی صاحب 14 اگست منانا کیسا ہے؟ جائز ہے بھائی, اس لیے کوئی مذہبی تہوار نہیں ہے. مذہبی تہوار کے لیے مذہب سے پرمیشن ضروری ہے. جب مذہبی تہوار نہیں ہے تو ہر چیز میں اصل اباحت ہے, نہ ناجائز ہونے کی کوئی دلیل اور نہ جائز ہونے. اس کی مثال ایسے, لڈو کھانا اسلام میں جائز ہے یا نہیں؟ بھائی اگر کوئی حرام چیز اس میں نہیں ہے تو کیا ہے؟ جائز آپ کو لڈو کی الگ سے کوئی دلیل لے کر آؤ تو ایسا تو نہیں ہے بھائی. اس میں اصل کیا ہے؟ اباحت ہے, حلال ہے. حرام ہونے کی جب تک دلیل نہیں ہوگی تو کیا سمجھا جائے گا حلال. اب اس پر ایک اشکال لوگ کرتے ہیں, پھر تو برتھ ڈے منانا بھی جائز ہے, کیونکہ برتھ ڈے جو ہم مناتے ہیں وہ مذہبی رسم کے طور پہ نہیں مناتے, اس کو مولوی ناجائز اور بدعت کیوں کہتے ہیں؟ تو خوب سمجھ لو, ہم اس کو بدعت نہیں کہتے, ہم اس کو احمقانہ رسم کہتے ہیں جو مزاج شریعت کے خلاف ہے. کیونکہ مزاج شریعت یہ ہے کہ جیسے جیسے آپ کی عمر بڑھے آپ موت کا استحضار کرو, نہ کہ اس پہ خوشی مناؤ کہ میں اتنے دن زندہ رہ گیا. کیونکہ جو ماضی تھا نا وہ تو گزر گیا, ہمیشہ خوشی انسان کو فیوچر کی چیزوں پہ ہوتی ہے. ماضی ایک آدمی نے کہا اگر اتنے دن میں زندہ رہ گیا اس پہ خوشی منانے میں کیا جا رہا ہے, اس پہ خوشی ہوتی نہیں ہے انسان کو. اب دیکھو ایک 99 سال کا ہو گیا تو 99 سال میں کیک کاٹ رہے, میں 99 کا ہو گیا, او بھائی صاحب تیرے اب ایک سال رہ گیا خالی. تو یہ اصل میں غم کا ٹائم ہے. تبھی ہم نے بڑے بڑے علماء سے سنا ہے کہ جب ہم سال کی تاریخ چینج کرتے ہیں نا تو قلم کانپ جاتا ہے ہمارا. اب جیسے 2024 چل رہا ہے, یہ ختم ہوگا جب 2025, وہ بھائی ایک ایک کر کے ٹھک 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 کر کے کیا ہو رہا ہے, ٹائم ختم. تو یہ خوشی کا موقع نہیں ہے, یہ دھرنے کا موقع ہے. دعائیں مانگے, استغفار کرے, اللہ میری زندگی کا ایک اور اسٹیپ ختم. ایسے جیسے کسی کو پھانسی کے پھندے پہ لے کے جا رہے ہو آپ اور ایک ایک سیڑھی اوپر چڑھا رہے ہو, جیسے جیسے ایک ایک سیڑھی کم ہوگی وہ کیک تھوڑی کاٹے گا, کہے گا لے بھائی اب دو اسٹیپ رہ گئے, اس کے بعد آگے کیا ہے پھندا. تو یہ بیوقوفوں کی رسم ہے, ہم اس کو حرام نہیں کہہ رہے نہ بدعت کہہ رہے ہیں, احمقانہ کام ہے اور اللہ احمقانہ کاموں سے خوش نہیں ہوتا. سمجھتے ہو کہ نہیں سمجھتے کیا؟ آپ کے ایک دن کم ہو گیا زندگی میں, آپ کیک کاٹ رہے ہو یار, ماشاء اللہ میں 70 سال کا ہو گیا, میں 80 کا ہو گیا, وہ بھائی صاحب جنازے کا اعلان کیا ہو رہا ہے, پٹا تیار ہو رہا ہے, فرشتے بھی کہہ رہے ہیں چلو بھائی, قبر بھی کہہ رہی ہے کہ بھائی یہ جگہ کس کے لیے ہے, یہ فلاں صاحب کے لیے. تو تبھی پھر اگلی سالگرہ سے پہلے انا للہ ہو جاتا ہے ان کا, کیونکہ فرشتہ کہہ رہا تھا کہ یہ تیری آخری تھی اور تو کیا کر رہا تھا. ہاں کوئی فرشتہ آ کے کہہ دے نا تیری زندگی میں ایک سال ہم نے اور ایڈ کر دیا ہے, پھر آپ کیک کھائیں, برگر کھائیں, پیزے کھائیں, ہمیں کوئی اعتراض نہیں ہے. تو گورے تو کر رہے ہیں, گورے تو کہتے ہیں بس, ان کو تو بےچارے خوش ہوتے نہیں ہیں نا, خوشی مناتے ہیں وہ, ہم تو چاہتے ہیں خوش ہوں, جذبات پہ ہوں تو پھر ہم اس پہ خوش ہوں گے. عید کے دن ہم خوشی مناتے نہیں, ہوتے ہیں بھائی, کیونکہ رمضان گزرا ہوتا ہے, کھانے پینے کی چھٹی ملی ہوتی ہے اللہ کی طرف سے, تو آٹومیٹکلی خوشی ہو رہی ہے, اللہ نے اسی ہونے والی خوشی کو منانے کا حکم دے دیا. بقرعید میں ہم خوش ہوتے ہیں یار, جانور کے ہر بال کے بدلے میں نیکی مل رہی ہے, گوشت بھی مل رہا ہے اور گوشت اللہ کی طرف منسوب ہے, خوشی ہوتی ہے, اسی خوشی کو ہم مناتے ہیں. سالگرہ پہ خدا کی قسم کسی کو بھی خوشی نہیں ہوتی, ایوں ہی تکلف کر کے منا رہا ہوتا ہے. ورنہ اس سے کیا کہ آپ اس تاریخ کو پیدا ہوئے تھے, ہو گئے تھے نا, یا تو پیدا ہو رہے ہوتے آپ پھر آپ خوشی. تبھی جب پیدا ہوتا ہے نا بچہ, پھر اللہ کہتے ہیں خوشی مناؤ, پیدا ہو گیا, بکرے کاٹو, خوشی مناؤ. تو اللہ میاں نے ہمیں بتا دیا ہے کہ ہاں خوشی منانی ہے, کہاں خوشی نہیں منانی, کون سی احمقانہ خوشی ہے. تو 14 اگست احمقانہ خوشی نہیں ہے, بلکہ اس میں بہت سارے فائدے ہیں. استحضار ہو جاتا ہے کہ اس دن ہم نے ملک کیوں لیا تھا, اس بہانے ہمیں پتہ چل جاتا ہے کہ یار ہم دو قومی نظریے کے تحت الگ ہوئے تھے, اسلام کے نام پہ یہ ملک بنا تھا, اب ہم اس کی حفاظت کریں گے. تو وہ کوئی بھی دن متعین کیا جا سکتا ہے اس کام کے لیے. تو اگر وہ والا دن متعین کر دیا جس دن آزادی ملی تھی تو اچھی بات ہے, لوگوں کی ایک استحضار ہو جاتا ہے. سالگرہ میں یہ مانا نہیں پایا جاتا. اور عید میلاد النبی میں تو اس لیے کہ وہ تو مذہبی رسم ہے, مذہب میں آپ کو ایڈیشن کی اجازت نہیں ہے. جیسے آپ لڈو کھاؤ منع نہیں ہے, اس پہ کوئی دلیل نہیں چاہیے کہ لڈو کھانا اسلام میں جائز ہے, لیکن لڈو کو اگر مذہب کا لڈو سمجھ کے کھاؤ گے کہ لڈو کھانے سے مجھے ثواب ملے گا, او بھائی پھر لڈو کی فضیلت پر جب تک حدیث نہیں ہوگی اس وقت تک لڈو کھانے پر آپ کو ثواب نہیں ملے گا. پھر یہ فری آپ ایڈیشن یہ ایڈ کر رہے ہو آپ اسلام میں اپنی طرف سے چیزیں, آپ کھاؤ اپنی مرضی پہ کھاؤ, پھر آپ شوگر کے مریض ہو گئے تو اسلام کو نہیں کچھ کہنا. مفتی صاحب اس پر تھوڑی سی وضاحت فرما دیں کہ اللہ تعالیٰ قرآن میں توحید پرستوں کی کیا صفات بیان کرتے ہیں؟ اللہ توحید پرستوں کی صفات بیان کرتے ہیں کہ جب ان کے سامنے اکیلے اللہ کا ذکر ہوتا ہے خوش ہوتے ہیں, جب اللہ کے علاوہ معبودوں کا ذکر ہوتا ہے ٹینشن میں جاتے ہیں. مشرک جب اکیلے اللہ کا ذکر ہو تو ٹینشن میں جاتا ہے, اللہ کے علاوہ بھی مزاروں کو ملا لیں آپ صاحب میں اور یا علی مدد یا رسول اللہ مدد یا فلاں مدد تو وہ خوش ہوتے ہیں. وَإِذَا ذُكِرَ اللَّهُ وَحْدَهُ اشْمَأَزَّتْ قُلُوبُ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ. اللہ کہتے ہیں بے ایمان آدمی جو ہے نا, یہ اللہ کے الفاظ ہیں بھائی, میں نہیں کہہ رہا, لا یؤمنون بالآخرہ کا مطلب بے ایمان. جو بے ایمان لوگ ہیں جب اکیلے اللہ کا ذکر ہوتا ہے نا, صرف اللہ, تو ان کے دلوں میں تنگی پیدا ہوتی ہے، دل ویسے تنگ ہو جاتے ہیں، یار یہ صرف اکیلا اللہ کا، صرف اللہ کو پکارا ہے یار، یہ کیا ہو گیا یار، یہ تو مزہ ہی نہیں آیا، یہ تو جلسہ ہی کامیاب نہیں ہوگا اس طریقے سے. تو یہ اللہ کے الفاظ ہیں. وہ اسمعزت قلوب الذین لا یؤمنون بالآخرۃ، اللہ فرماتے ہیں بےمان لوگوں کے دل صرف اللہ کے نعرے سے کیا ہوتے ہیں، تنگ. وَإِذَا ذُكِرَ الَّذِينَ مِن دُونِهِ، جب اللہ کے ساتھ معبود کے طور پر کسی اور کا بھی تذکرہ آ جائے، اِذَا هُمْ يَسْتَبْشِرُونَ، ایسا خوش ہوتے ہیں ان کا کلو کلو خون بڑھ جاتا ہے. سمجھتا ہے تو سیرت تو بیان کرو، لیکن یا رسول اللہ مدد کے نعرے مت لگاؤ. یہ باتیں میں کرتا ہوں، آپ گالیاں دیکھو مجھے کتنی پڑ رہی ہیں یار. میں نے وہ یزید والا مسئلہ بیان کیا، 100 دفعہ وضاحت کی کہ میں یزید جیسے اربوں خربوں کو حسین کی خاک کے برابر نہیں سمجھتا. لوگ مجھے یزیدی کہہ رہے ہیں، بے شرموں کو شرم نہیں آتی، بے غیرتوں کو. اور میں نے جو کہا نا، جو حاکم کے خلاف کھڑا ہو اس کو قتل کر دو، سیدنا حسین حاکم وقت کے خلاف بغاوت کے لیے کھڑے نہیں ہوئے. بغاوت سے مراد تلوار لے کے حکمران کو قتل کرنے کے لیے. تو حضرت حسین اس کام کے لیے نہیں گئے. اگر بغاوت کے لیے جاتے، عورتوں بچوں کے ساتھ نہیں جاتے، تبھی تو ہم اس کو ظالم کہتے ہیں، یزید کو بھی اور جو کوفہ کا گورنر بدبخت تھا، وہ تو تفتیش احوال کے لیے آ رہے تھے. تم نے نواز رسول کا بھی خیال نہیں کیا. ہمیں حسین سے محبت الحمدللہ ان طنز کرنے والوں کی نسبت کروڑا گنا زیادہ ہے. باقی باتوں کو لے کے جو ہے وہ اس کو جو ہے نا کانٹ چھانٹ کے کلپ بنا کے اس کا غلط مفہوم دینا، یہ فسادیوں کا کام ہوتا ہے. تو ہمیں نہیں جو ہے یہ سمجھاؤ کہ حسین کی کیا فضیلت ہے. کروڑوں ہا کیا عرب ہا عرب یزیدی ہے، کس پہ قربان ہے؟ اور یہ آپ کے مشورے سے نہیں، ہمارا پہلے سے عقیدہ ہے، ہمارا پہلے سے عقیدہ ہے. لوگ سمجھتے ہیں کہ شاید اس پہ طنز ہوا ہے، ہمارا بہت پہلے سے عقیدہ، ہمارے عقائد کی کتابوں میں یہ باتیں لکھی ہوئی ہیں. تو بہت غلط اس کو نا رخ دے کے میرے خلاف لوگ کلپ بنا رہے ہیں، بہت غلط رخ دے رہے ہیں. اور وضاحتی بیان کے اس کو کیا پتا، اس کو کیا پتا، ہمیں آپ سے زیادہ پتا ہے، اللہ کا شکر ہے. اگر سیدنا حسین بغاوت کے لیے نکلے ہوتے نا تو صحابہ ان کو اکیلا نہ چھوڑ دیتے. سمجھتے ہو، کوئی جا رہا ہو تلوار لے کے حاکم وقت سے لڑنے کے لیے تو ان کو باقی صحابہ ایسے ہی چھوڑ دیں گے؟ ان کو نواز رسول کا خیال نہیں ہوگا کیا؟ وہ تو کہیں گے حضرت آپ اکیلے نہیں لڑ سکتے، پوری فوج چلتی ان کے ساتھ. اور وہ اگر بغاوت کرتے بھی تو سارے صحابہ ان کے ساتھ مل جاتے. اور باغی اگر اتنا پاورفل ہو تو پھر تو بغاوت بھی جائز ہے اس کے لیے. حدیث میں جو آتا ہے نا کائن امن کان، اس میں وہ بغاوت مراد ہے جس میں ظالم سے لڑنے کی اسباب کی دنیا میں آپ کے پاس طاقت نہ ہو. اس سے پھر فتنہ ہوگا، خون خرابہ ہوگا. جہاں اتنی بڑی طاقت آپ کے پاس ہے، پاور ہے، تو آپ ظالم حکمران کو تلوار کی نوک سے ہٹا سکتے ہو. اور ہٹانے کے بعد کنٹرول بھی آپ کے ہاتھ میں ہوگا، آپ کو پتا ہے کوئی اسلام دشمن آ کے قبضہ نہیں کر لے گا، پھر جائز ہے یہ. لیکن ایسا ہوتا نہیں ہے عام طور پر، کیونکہ اکثر حکومتوں کے پاس پاور ہوتی ہے. اور پھر بار بار بتاتا ہوں، افغانستان کو اس پہ قیاس مت کرو، وہاں کوئی اسٹیبل گورنمنٹ ہی نہیں تھی. یہ مسئلہ کئی بار ایکسپلین کر چکا ہوں، لیکن میں بھی میرا پرانا کلپ چلائے جا رہے ہیں تو چلاتے رہو. قیامت بھی آئے گی ایک دن انشاءاللہ، اور تمہارا حشر یزیدیوں کے ساتھ کروائیں گے ہم. مودی صاحب میں آپ کا بہت بڑا فین ہوں، لیکن آپ نے آج کے بیان میں فوج کو ترجیح دی ہے عمران خان کے اوپر. فوج نے آخر کیا کیا ہے؟ میں نے تو آج ترجیح نہیں دی، یہ بھی فساد والی بات ہے. کوئی ایک لفظ دکھاؤ جس میں میں نے فوج کو عمران خان پہ ترجیح دی ہو. نہ میں نے عمران خان کو فوج پہ بیان میں ترجیح دی ہے، نہ میں نے فوج کو عمران خان پہ بیان میں ترجیح دی ہے. میں نے صرف یہ وضاحت کی ہے کہ فوج کی اعلی قیادت اگر علماء کو کسی کام کے لیے، مذاکرات کے لیے یا اعتراضات سننے کے لیے بلائے تو علماء کو بائیکاٹ کرنے کے بجائے جانا چاہیے. اگر عمران خان بلائے تو بھی جانا چاہیے، فوج بلائے تو بھی جانا چاہیے، شہباز شریف بلائے تو بھی جانا چاہیے، زرداری بلائے تو بھی جانا چاہیے. بائیکاٹ کرنے سے ان کا کوئی نقصان نہیں ہے، آپ کے خلاف اور زیادہ پالیسیاں بنیں گی. میں نے یہ ارشاد فرمایا ہے. سمجھتے ہو گے نہیں سمجھتے ہو؟ اور پھر میں نے دلیل بھی دی کہ ہمیں جب عمران خان نے بلایا تو ہم سب کی مخالفت لے کے عمران خان سے ملنے گئے تھے اسی گورنر ہاؤس میں. سمجھتے ہو؟ پھر میں نے رپورٹ بھی پیش کی تھی، تو چائے بھی نہیں ملی ہمیں وہاں پہ، لیکن ہمیں اس کو پازیٹو لے کر گئے کہ کون سا حکمران اپنے خرچے پہ چائے پلا رہے ہوتے ہیں. لیکن خیر، تو کہیں بھی فیور نہیں کیا. ہر آدمی اپنا ایک نظریہ لے کے بیٹھا ہوا ہے اور وہ اس سے ہلنے کے لیے تیار نہیں ہے. وہ مذہبی رہنماؤں کو بھی اس سے پرکھتا ہے. جب ملک کے حالات مشکل ہوتے ہیں، اس میں ملک سے محبت کرنا یہ مشکل کام ہوتا ہے. تو ایسے میں ملک سے آپ سیاسی کسی بھی جماعت کو سپورٹ کریں, آپ کا قانونی حق ہے, آپ کی رائے ہے, کوئی بھی اپنی رائے, نہ مولانا تاج مل صاحب کسی پر اپنی رائے مسلط کر سکتے ہیں, نہ میں کر سکتا ہوں, نہ ہمارے بڑے ہم پہ کر سکتے ہیں, نہ آپ ہم پہ کر سکتے ہیں. یہ رائے کا اختلاف رہے گا, لیکن اسٹیٹ پہ کوئی سودے بازی بولو نہیں. اب دیکھو 14 اگست پہ نا لوگوں نے مزائیہ ترانے بنائے ہوئے ہیں, کسی حد تک ہی اچھے لگتے ہیں, زیادہ ہو جائیں پھر اچھے نہیں لگتے, اس سے ملی نغموں کا تقدس خراب ہو جاتا ہے. اب 14 اگست پہ آپ بار بار غربت 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 غربت, یار ملک تم حکمرانوں کے خلاف بولو نا, ہم نے کب منع کیا ہے آپ کو, ٹھیک ہے نا. ایسا تو ملک کا تو ایسا نہ کرو نا کہ ملک سے لوگوں کو نفرت ہونا شروع ہو جائے. اس سے حکمرانوں کو کوئی نقصان نہیں ہوگا, کیونکہ ان تمام لوگوں کے باہر بڑے آرام سے سیٹل ہو سکتے ہیں. اس سے 20-22 کروڑ عوام جو باہر بھاگ نہیں سکتی نا, اس کا بیڑا غرق ہو جائے گا. اس کو بچاؤ, تو اس کے بچانے کے لیے ملک کو بچایا جاتا ہے. سمجھتے ہو گے نہیں سمجھتے, نہیں سمجھو تو جو مرضی آ رہا کرو. ہوتی تھا میں جرمنی سے آیا ہوں, پونے چھ بجے ملاقات کر لیں آپ. مفتی سعید خان صاحب اسلام آباد والے کو سننا کیسے ان کے حالات, پتہ نہیں بھائی میں نے ان کو کبھی سنا نہیں ہے زیادہ, مجھے تو کوئی علمی سے آدمی لگے, کافی سلجھے ہوئے, باقی مجھے نہیں پتا زیادہ. میں سوشل میڈیا کی سروسز میں کام کرتا ہوں, سافٹ ویئر کے ذریعے سوشل اکاؤنٹ کو گرو کرتا ہوں اور ریل لائک فالوورز لگاتا ہوں. یہ جائز ہے بھائی, یہ فیک, اچھا ریل فیک لائک جو لگاتے ہیں نا, یہ جائز نہیں ہے. اس کے پیسے ملتے ہیں, ٹھک 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 کر کے لگاتے رہو مختلف آئیڈیوں سے کہ میں نے بھی لائک کیا, میں نے وہ ایک ہی ہے, وہ بہت سارے, وہ کمپنی سمجھ گئی ہوتی اتنے سارے لوگوں نے لائک کیا ہے, تو یہ دھوکہ ہے, یہ جائز نہیں ہے. میری بیگم کی طبیعت بہت زیادہ خراب ہے, آپ سے خصوصی دعائیں کی درخواست ہے, 5 سال سے میڈیسن کھا رہی ہے, اور کوئی وظیفہ بتا دیں نماز کے بعد. اسأل اللہ العظیم رب العرش العظیم ان یشفیہا, یہ زیادہ سے زیادہ پڑھا کریں, اب آئے گا نہیں آپ کو پڑھنا. اسأل اللہ العظیم رب العرش العظیم ان یشفیہا, جب بیوی سامنے نہ ہو تو یشفیہا, اور اگر سامنے ہے تو ان یشفیک, یہ پڑھ لیا کریں ان یشفیک. اسے ڈراپ شپنگ کے مسئلے میں نام لیں ہو جائے تو جائز ہے, تو میں ڈراپ شپنگ پر میں کئی بار ریکارڈنگ کروا چکا ہوں, وہ ریکارڈنگ آپ سن لیں, کیونکہ بار بار یہ مسئلہ بتاتا ہوں تو سامنے بیٹھے والے لوگ پھر بہت زیادہ بور ہو جاتے ہیں. پھر بھی سمجھ نہ آئے تو ریٹرن میں سوال لکھ کے جمع کرا دیں, ہم ریٹرن میں آپ کو جواب دے دیں گے. وحدت الوجود کا عقیدہ کہ دنیا میں سب اللہ ہی اللہ, پہاڑ دریا سمندر, یہ عقیدہ کفریہ نہیں ہے, یہ عقیدہ 100% کفری ہے, لیکن وحدت الوجود میں یہ عقیدہ ہے نہیں, یہ وحدت الوجود والوں کے متھے لگا دیا گیا ہے. سمجھتے ہو, جو صوفیہ وحدت الوجود کے عقیدے کے قائل ہیں ان کا یہ عقیدہ نہیں ہے کہ کچھ ہے ہی نہیں, سب پہاڑ بھی اللہ ہے, سب کچھ اللہ ہے, یہ ان کا عقیدہ ہے ہی نہیں, تو اس لیے ان کے یہ وحدت الوجود ایک ٹرم ہے. باقی ان کا عقیدہ ہے کیا تو ہم نے کرنا کیا ہے اسے فضول بحث میں, ہم سیدھا سیدھا ایمان مفصل اور ایمان مجمل کے قائل ہیں, وہ کافی ہے, اس سے زیادہ آگے ڈیپتھ میں جانے کی آپ کو ضرورت نہیں ہے. بس میں اتنا بتا دوں کہ عقیدہ وحدت الوجود کا وہ مطلب نہیں ہے جو لوگ عام طور پہ بیان کر رہے ہوتے ہیں, جو اس کے لفظ سے سمجھ میں آ رہا ہوتا ہے, یہ نہیں ہے. ہے کیا باڑ میں جائے, ہم نے کرنا کیا ہے اس کا, ہم سے جو سوال ہوگا وہ اللہ کی توحید کے بارے میں ہوگا, ہم سے جو سوال ہوگا وہ نماز روزے کے بارے میں ہوگا, وہ ختم نبوت کے بارے میں ہوگا, یہ ہمارے بنیادی عقائد ہیں, ہمیں وحدت الوجود سے کچھ لینا دینا نہیں ہے. میری عادت ہے کہ عوام کو پوری کوشش کرتا ہوں ان فضول بحثوں سے نکالا جائے, کیونکہ میں لگا دوں گا آپ کو وحدت الوجود پہ, دو حصے بن جائیں گے, کچھ اس کے قائل کچھ مخالف, اور دونوں کی ایک نئی جنگ چھڑ جائے گی. اس سے جو شادیاں جن کا دو دو شادیوں کا پروگرام ہے نا, وہ بڑھ جائے گا پروگرام ان کا, وہ وحدت الوجود میں لگ جائیں گے. اس سے بہتر تھا کسی بیوہ عورت کو سہارا دے کے شادی کر لیتے, اور قبر میں پوچھا جاتا کہ وحدت الوجود کیا ہے, وہ کہتے ہمیں نہیں پتا, تو بخشش ہو جائے گی. اور بلا وجہ کسی توحید پرست کو وحدت الوجود کی وجہ سے مشرک کہہ دیا تو بھی چترول لگیں گے, اور اگر کوئی مشرک تھا اس کو موحد کہہ دیا تو بھی کیا لگیں گے, چترول. تو بہتر ہے جاہل رہو اس سے. ایک مولوی صاحب آئے کہ میں اشاعرہ اور ماتوریدیہ کے کورس کروا رہا ہوں. میں نے کہا انسان کے بچے بنو بھائی, لوگوں کو کیا پتا اشاعرہ ماتوریدیہ کیا ہوتے ہیں, یہ علماء کے مسائل ہیں, علماء میں رہنے دو. یہ عوام کو سیدھا سیدھا بتاؤ قرآن میں جو لکھا ہوا ہے سیدھا سیدھا. آپ ابھی سے اشاعرہ ماتوریدیہ, وہ फजूल एक बहस में डाल दिया लोगों को, तो कहने क्या ये सही नहीं है। मैंने कब कहा कि सही नहीं है, हमने करना क्या है, सही है गलत है, करना क्या है हमने। हमसे सवाल होगा भाई जो सीधा सीधा अल्लाह कहां है, बोल दो अल्लाह अर्श पर है। वो कहने यही तो मसला है ना, मातुरीदिया यूं कहते हैं शायर है। मैंने कहा भाई जान हदीस में आता है नबी ने बांदी से पूछा था अल्लाह कहां है, उसने उंगली का कहा वहां। जब उस बांदी की बख्शिश हो जाएगी तो हमारी भी हो जाएगी, तो बस इतना काफी है। तो बस ये अकीदे जो है ना मोटे मोटे जैसे लिखे हुए बस काफी है। बुरा भला किसी को ना कहो, ना अशायरा को ना मातुरीदिया को, इसमें जाओगे तो बहुत बड़ी मुसीबत में फंसोगे। जो बड़े बड़े मुहद्दिसीन फुकहा को गुमराह करार देना पड़ेगा, इसमें चौड़े में आ सकते हो। तो चौड़े में आने से बचने का तरीका यह कि इस बहस में पढ़ो ही नहीं। समझते हो कि नहीं समझते, तो बोलो भाई हमें क्या पता, हमें तो बांदी ने पूछा था अल्लाह कहां है, नबी ने बांदी से पूछा अल्लाह मियां कहां है, उसने कहा आसमान में। चलो भाई ठीक है, बांदी है मुसलमान है, तो हम भी कब्र में जाएंगे, अल्लाह पूछेगा अल्लाह कहां है, आसमान में। फिर अल्लाह ये नहीं कहेगा अशायरा की तो इस बारे में ये राय है, मातुरीदी है इसमें ये डिटेल बयान करते हैं, तो फरिश्ते आके पूछे तुझे कमबख्त पता ही नहीं है इसका मतलब क्या है। तो आप फरिश्तों को कहोगे कि भाई वो तो बांदी ने कह दिया था ऊपर है, उसकी तो बख्शिश इसी बात पे हो गई थी, हमें क्यों इतना डिटेल में। तो मैं नहीं कह रहा अशायरा मातुरीदिया को कुछ कहो भाई, बड़े बड़े उलमा इन्होंने उम्रें लगाई है इसमें। अवाम जो है उनको कुछ मसाइल मौलवियों के लड़ने के लिए, ये सलफी अकीदा अशायरी अकीदा मातुरीदी अकीदा, ये मौलवियों के लड़ने के लिए बेहतरीन चीज है। इसमें लड़ने दो, मौलवियों को मुनाजरे करने दो, इसमें हमारा काम असलाफ इसी के कायल थे कि बस इन चीजों को जाहिर पे रखा जाए, इनकी डेप्थ में ना जाया जाए, बस इतना काफी है। और फिर उलझो ही नहीं, लेकिन लोग पता है उलझाएंगे आपको, कहेंगे वो आपके हजरत फला देवबंदी रहमतुल्लाह अलैह ने तो ये लिखा है, फला ने तो ये लिखा है, फला ने तो लिखा है, तुम उनको मानते भी हो फिर उनकी भी नहीं मानते। आप कहो कि मैंने कब कहा कि मैं उसका मुनकिर हूं, जो लिखा है वो लिखा होगा, सही लिखा होगा, हमने कब कहा। मुझे बस ये बता कि कब्र में इसका सवाल होगा कि नहीं होगा, लिखे हुए तो बहुत कुछ है, कब्र में जो सवाल होगा मुझे सिर्फ वो बता दो। कब्र में अल्लाह पूछेगा कि ये जो है ये इसका क्या मतलब था, अर्श पे जो था इसका, जरा काइंडली इसको एक्सप्लेन करें आप, ठीक है, अल्लाह पूछेगा अल्लाह वहां कब्र में। जैसे अमेरिका का इंटरव्यू होता है ना, चंद मिनटों में सवाल पूछे जाते हैं, उसके बाद रिजेक्शन या वीजा दे दिया। वो बड़ा होशियार होता है जो इमिग्रेशन ऑफिसर होता है ना, सॉरी जो वीजा ऑफिसर होता है वो बड़ा होशियार, उसको चंद सवाल पूछने होते हैं कि तू जा रहा है वापस आएगा, क्या है भाई तेरे पास, तो आप बैंक स्टेटमेंट दिखा दो, इतने पैसे हैं, ठीक है भाई क्लियर है, पहले कहां कहां गया है, अंडा मोड़ गया हूं, पटेल पाड़ा गया हूं, रिजेक्शन चल रहे, कहीं गया नहीं है, डायरेक्ट जा कहां रहा है घूमने फिरने के लिए अमरीका, वो दो चार सवाल में ना अंदाजा हो जाता है। तो वो फिर आपसे पूछता है कि आप क्यों जा रहे हो, मेरी बहन वह रहती है, वो कहेगा बहन यहीं मिलने आ जाएगी, ठक रिजेक्शन। वो दो सेकंड के, चंद सेकंड के सवालात होते हैं, उसमें अंदाजा लगा लेता है वो कि ये कमबख्त भागने जा रहा है या सच्ची मुच्ची में जा रहा है, यानी जो लिखा हुआ है उसी के मुताबिक जा रहा है। तो कभी भी अमरीका में ये नहीं जाके बोला करो मैं अपनी बहन से मिलने जा रहा हूं, उनको पता होता है इतने बेवकूफ आदमी, बहन के लिए यहां आना ज्यादा आसान है, इतना नेक उनको पता है, आजकल मार्केट में होते नहीं है, बहनों की मोहब्बत में मिलने जा रहे हैं। मैं जब इंटरव्यू देने के लिए तो कुछ लोग आए हुए थे, उनसे पूछा क्यों जा रहे, उन्होंने कहा बहन के लिए जा रहे हैं, उन्होंने कहा बहन यहीं आ जाएगी, पासपोर्ट पकड़ा दिया, हम बेचारे ऐसे आ रहे थे, कह रहे यार हम तो बहन से मिलने जा रहे थे। मैंने कहा हमें भी टोपी करा रहे हो यार, उनको तो कराई थी तुमने, हमें भी टोपी करा। तो जब अमरीका की जो वहां लोग बैठे हुए हैं वीजा देने के लिए, वो इतने होशियार हैं, तो फरिश्ते क्या होशियार नहीं होंगे जो हिसाब किताब लेंगे, वो स्पेसिफिक चंद सवाल पूछेंगे जिससे उनको ये अंदाजा हो जाएगा पैगंबर पर ईमान था या नहीं था। वो अशायरा मातुरीदी है उनके सवालात में है ही नहीं। हाँ आप चले गए ना अशायरा और मातुरीदिया में तो फिर फंसोगे। जैसे इंटरव्यू में जब आप अमेरिका जाते हो ना, जो पूछा जा रहा है हमेशा ये हिदायत दी जाती है कि जितना पूछा गया उसका जवाब दो, फंटर बनने की कोशिश बोलो मत करो, फंटर बन गए ना आप, कि आपसे पूछा कि आप क्यों जा रहे हो, मैं घूमने जा रहा हूं, ठीक है बस जो लिखा है ना वो, आप खुद मैं घूमने जा रहा हूं, एक्चुअली मैं यहां बोर हो गया हूं, मुल्क की हालात ऐसे हैं कि मैं डिप्रेशन में जा रहा हूं तो घूमने जा रहा हूं, तो कहेगा मुल्क की हालात तो फिर इस काबिल है कि भागने जाओ वहां पे, घूमने से ये हालात ठीक नहीं होंगे, तो वो फिर और सवाल पूछेगा। तो हमेशा इंटरव्यू का उसूल है जो पूछा जा रहा है कहीं भी जॉब के लिए जाते हो, वीजे के लिए जाते हो, मैंने तो बहुत मुल्कों के लिए वीजे के लिए अप्लाई किया ना, तो मुझे बहुत तजर्बा हो गया है, हमेशा जो सवाल पूछा जा रहा है हां या ना में उसका जवाब दो, बस दाएं बाएं मत जाओ। तो इसी तरह याद रखो, कब्र के सवालात को फोकस करो बस, ताकि जन्नत का वीजा मिले। उसमें आप गैर जरूरी बहसों में चले गए और फंडरगिरी कब्र में शुरू कर दी कि मुझे तो यजीद का भी पूरी मालूमात है, मुझे तो पूरी डिटेल है और मैं पूरी तफसील से आपको बता सकता हूं, मुझे ये भी आता है, मुझे ये भी आता है, मुझे अशायरा का पता है, मुझे मातुरीदिया का पता, मुझे सलफियों का पता, और मैंने अकीदे पे इतने कोर्सेज किए हुए हैं। फिर फरिश्ता आपसे अलग से सवाल पूछेगा, फिर फरिश्ता पूछेगा अच्छा अशायरा क्या कहते हैं, अल्लाह अशपर हो गए नहीं, अल्लाह हर जगह मातुरीदी हर जगह मौजूद है, हर जगह मौजूद का मतलब क्या है, फिर कहें हर जगह मौजूद का मतलब ये हर जगह मौजूद है, तो फिर अर्श पर क्या है फिर, तो जी वो एक्चुअली अर्श पर भी है हर जगह भी है, तो फिर जब हर जगह है तो अर्श पर भी है, तो फिर जो अल्लाह ने कहा कि अल्लाह अर्श पर है उसका क्या मतलब है, तो फिर आप कहोगे उसका मतलब ये है कि अल्लाह की कुछ खास सिफात हैं अर्श के ऊपर, तो फिर क्या कि वो सिफात जमीन पे नहीं है क्या, तो मैं घबरा रहा हूं यार, खुद सोचो जब मैं इतना आपके लिहाज से इतना पढ़ा लिखा होकर फंस रहा हूं, तो आप तो चौड़े में बहुत चौड़े में आ जाओगे। इसलिए जब कब्र में पूछो, वो तो ये सवाल पूछेंगे नहीं कब्र में, मुझे पता ही नहीं पूछेंगे, बस ये पूछेंगे अल्लाह है नहीं है, ठीक है एक है कि नहीं, अगर अल्लाह पूछ लिया कहां है, जैसे नबी ने पूछ लिया था बांदी से ये देखने के लिए कि मुसलमान है या नहीं, अल्लाह कहां है, उसने फौरन क्या कहा, फिस समा आसमान में। तो जैसे ही कब्र में आपसे पूछे क्या बोलना है, आसमान, तो वो अगला सवाल पूछेगा नहीं फिर, क्योंकि अगला पूछ के फिर फरिश्ता खुद फंसेगा। अगर अगला पूछने ना आसमान में का मतलब क्या, अल्लाह के लिए मकान लाजिम आ रहा है, जिहत लाजिम आ रहा है, तो आप फिर फरिश्ते से आप कह सकते हो कि सर ये सवाल इंटरव्यू में था नहीं, क्योंकि नबी ने जब बांदी से पूछा था कि अल्लाह कहां है, तो बांदी ने जब बताया आसमान में, तो फिर नबी ने आगे से ये डिटेल नहीं पूछी कि आसमान में जब है तो जिहत लाजिम आ रही है, मकान लाजिम आ रहा है, जिस्म लाजिम आ रहा है। तो जब पैगंबर ने नहीं पूछा, इसका मतलब इतना जवाब काफी है इम्तिहान में कामयाब होने के लिए, तो हमारे लिए भी इतना काफी है। अगर अब अगला आपने इस टॉपिक से मुतालिक सवाल पूछा तो आपकी कंप्लेन अब कहां जाएगी, अल्लाह के पास जाएगी, वो तो फरिश्ता फंसने का अंदेशा है इसमें, इसलिए फरिश्ता अगला। लेकिन आपने डिटेल में सारी किताबें पढ़ी हुई होंगी ना, और फिर उनको वहां फंडर भी पढ़ी हुई होना से कुछ नहीं होता, ज्यादा फंडरगिरी दिखाओगे फंसोगे वहां पे। इसलिए भाई ये जो ईमानियात का बाब है ना, जितना बताया गया बस उतना काफी है, उससे ज्यादा चौड़े में आने की जरूरत, फंटर बनने की जरूरत नहीं है, कुछ भी ना पता हो काफी है ये। बाप सैयद हो और माँ गैर सैयद हो तो माँ ज़कात ले सकती है और बच्चों को खाना खिला सकती है, ये बताएं कि बच्चे तो सैयद हुए, बाप सैयद हो और माँ गैर सैयद हो तो ज़कात ले सकती है, फिर जब ले लेगी तो अपने सैयद बच्चों को भी खिला सकती है, क्योंकि जब गैर सैयद ज़कात लेगा तो फिर वो उसकी मिल्कियत में हो गई, फिर वो जिसको चाय खिलाए सैयदों को भी खिला सकता है, ये थोड़ी के दावत करेगा तो सईदों को उधर बिठा देगा और गैर सईदों को, ये तो अजीब सब हिसाब बन जाएगा ना। देखो नबी के लिए सदका हराम था, नबी के लिए हजरत बरीरा जो थी वो बांदी थी, उन्होंने उनको कहीं से सदका मिला तो उन्होंने नबी को हदिया दिया, फिर उन्होंने बताया या रसूल ये तो सदका ही नहीं ज़कात होगी, तो आपने फरमाया लकी सदकातुन वलना हदियतुन, ये तुम्हारे लिए सदका है लेकिन हमारे लिए क्या है, तुम्हारी तरफ से गिफ्ट है, तो तबद्दुले मिल्क से हुक्म चेंज हो जाता है। अच्छा मेरे भाई, बल्कि आपने किसी गरीब को पैसे दिए ना जकात के, उसने आप ही को गिफ्ट दे दिया, वो तो भी जायज है अब आपके लिए, क्योंकि उसकी मिल्कियत में जाके चेंज हो चुका है वो, अब वो जो मर्जी करे उससे। मेरे भाई अब्बा शादी नहीं करा रहे, क्या भगा कर शादी कर सकते हैं, आपके पास घर है रखने के लिए, आपके पास बीवी को पालने के लिए वसाइल हैं, तो फिर अब्बा शादी नहीं करा रहे, दो किस्में अब्बा की, करा रहे हैं लेकिन आपकी मर्जी की नहीं अपनी मर्जी की, फिर मैं तरजीह देता हूं अब्बा की मर्जी से कर लो, वो ज्यादा अच्छा तजर्बा है उनका, एक भुगत चुके हैं वो, सही है ना, उनको पता है कि मैंने भी अपनी अब्बा की नहीं मानी थी तो मेरे साथ क्या हुआ, अस्तग़फ़िरुल्लाह गलती से कह दिया मैंने, तो फिर वो आपके अब्बा की बहू भी तो होगी ना, तो इसलिए अब्बा को पता होता है कि पता नहीं किस ऊटपटांग चीज को लाके हमारे खानदान का हिस्सा बना दे, इसलिए अब्बा को इसमें तो बगावत कर सकते हो कि शादी नहीं कर रहे, तो फिर मैं तो करूंगा क्योंकि ये तो शरीयत का हुक्म है, लेकिन कहां करनी है ये शरीयत का हुक्म नहीं है, इसमें तो जो आपको पसंद हो, तो उस पसंद में बार दफा अब्बा की पसंद भी दाखिल होती है। लेकिन अब्बा बिल्कुल ही कोई आड़ी तिरछी ला रहे हैं तो फिर ना करो। तो अगर अब्बा शादी से ही मना कर रहे हैं और आपके पास वसाइल हैं तो फिर आप शादी कर सकते हो, लेकिन अपना घर अरेंज करो, बीवी को पालने का खर्चा कहीं से अरेंज करो, तो फिर बीवी को आप वहां ले आओ। इसमें आपको गुनाह नहीं होगा, बल्कि अब्बा को गुनाह होगा कि आपको रोक क्यों रहे हैं, जब अपने खर्चे पे कर रहे हैं तो क्यों रोक रहे हो भाई। अहले हदीस लोग नमाज जुमा से पहले दो नफिल पढ़ते हैं और इमाम के आने के बाद दो रकत जुम्मा की फिर छुट्टी, जुम्मा से पहले चार सुन्नतें और जुम्मा के बाद चार सुन्नतें सही हदीस से साबित हैं। क्योंकि मैं यहाँ किताबें लेके नहीं बैठता, कभी मौका मिला तो मैं रेफरेंस के साथ इसको इंशाल्लाह नेट पे डाल दूंगा। हराम कमाई से कारोबार कायम करना और फिर सब हराम काम छोड़ देने से क्या आमदनी जो कि कारोबार से होगी उसकी शरीयत क्या होगी। देखो, हराम कमाया और उसी से कारोबार किया तो सारा कारोबार हराम है। अब उसको हलाल करना चाहते हो तो फिर, क्योंकि कारोबार से जो एसेट्स खरीद लिए हैं तो वो तो चूंकि फना हो गई वो रकम, अब उसका जमान आपके जिम्मे आ गया। मिसाल के तौर पर 1 करोड़ रुपए हराम के थे, आपने उससे कारोबार शुरू कर दिया, गलत किया, गुनाहगार हो गए, लेकिन अब तौबा का ख्याल आया आपको, तो अब क्योंकि वो पैसे खर्च हो गए हैं तो आप 2 रकत पढ़ के अल्लाह से गिड़गिड़ा के माफी मांगो और ये अजम करो कि ये 1 करोड़ जो कारोबार जिस चल रहा है ना, ये मैं सदका करूंगा, ये ऐ अल्लाह मेरे जिम्मे है। क्या करना, क्योंकि हराम रकम का सदका वाजिब है। अब वो जो हराम रकम आई थी वो तो खर्च हो गई ना, तो अब उसके उसका जमान आप पे वाजिब हो गया है। तो अब दिल में जब ये नीयत पक्की कर लोगे कि मैं ये 1 करोड़ रुपए अब क्या करूंगा, सदका, और शुरू भी कर दो, तो फिर वो हलाल हो जाएगा आपके लिए। और जल्द से जल्द जो है ना, उसको जब तक ये नीयत नहीं करोगे तो उस वक्त तक वो हराम का हराम ही रहेगा, उसका खाना पीना बिल्कुल हराम होगा। तो जिस दिन ये अजम कर लिया, हल्की नीयत ना हो, बिल्कुल अपने ऊपर जमान लाजिम कर लिया, जैसे कर्ज होता है, गरीबों का कर्ज आ गया आपके ऊपर और देना शुरू कर दो, तो फिर वो आपके लिए क्या हो जाएगा, फिर उससे अर्निंग हलाल होगी आपके लिए, फिर वो आप सदका करते रहो। शहजाद लोहा, लेकिन ये जब है जब चोरी की रकम ना हो। हराम हकुल्लाह की वजह से एक हराम होता है, एक हकुल अब्द की वजह से होता है। यह है हकुल्लाह, जैसे बैंक में जॉब करता था सूदी बैंक में, उससे आमदन हुई है, तो ये हराम है हकुल्लाह की वजह से। एक आमदन है 1 करोड़ किसी के थे, लेके निकल लिए पतली गली से, अब उससे जो आप कारोबार कर रहे हो तो फिर उसका, क्योंकि आप पर जमान इसके लिए वाजिब है, तो फिर इसको एग्री कर लो कि मैं तुम्हें हर महीने इतने पैसे दूंगा। अगर एग्री हो जाता है तो ठीक है, नहीं होता तो उसी वक्त सारा देना पड़ेगा आपको। अल्लाह मियां ने अपने लिए अपने हुकूक में बहुत नरमियां रखी हुई हैं, पब्लिक के लिए अल्लाह ने सख्त हुकूक रखे हुए हैं, क्योंकि अल्लाह को पता है मेरा 1 करोड़ के पैसे गुजारा हो जाएगा, जिस कंबख्त के पैसे ये लेकर आ रहा है ना वो भूखा मरेगा। अल्लाह मियां ने कहा चलो भाई तुम सदका करते रहना गरीबों को, ये हलाल कर दिया मैंने, लेकिन ये जिसके चोरी की है तो उसको तो राजी करना पड़ेगा आपको। एक शख्स हराम कमा कर कारोबार स्टार्ट करता है और फिर दाढ़ी रखकर नमाजी परहेजगार हो जाता है, या घर हराम से खरीद कर फिर नेकोकार बन जाता है, ऐसा कारोबार की कमाई। इसका मैंने मसला बता दिया कि इस हराम को हलाल करने का क्या तरीका, इतनी सारी रकम सदका करनी पड़ेगी। दौड़ लगा दिए मिर्जा जेलम सरकार के बाद हसीना वाजिद ने भी दौड़ लगा दी है, क्या गवर्नमेंट की जानिब से ऐसी दौड़ों पर पाबंदी नहीं आई होना चाहिए। हसीना वाजिद ने बहुत जुल्म किया बांग्लादेश में, बूढ़े बूढ़े जमात इस्लामी के लोगों को फांसी पे लटकाया है, बूढ़े बूढ़े लोगों, और फिर कोटा सिस्टम इतना खराब था, सारे बंदे गवर्नमेंट में अपने भरे हुए थे उसमें, तो बांग्लादेश की आवाम जिंदा दिल थी। हमारे तो कराची में देख लो क्या हो रहा है, फुसफुसे हो गए हम लोग, मर गए हैं, ताकूत ताकूत की बातें करते रहेंगे बैठ के, बातें इतनी बड़ी छोटी करनी नहीं है, छोटी बात ही नहीं करनी है। अबे तुम पहले ये तो ठीक करवा लो यार, जो छोटा मोटा काम है, एकदम एक्सट्रीम लेवल पे निजाम बदल दो, पलट दो, ये कर दो वो कर दो। तो वहां ताकूत की बातें नहीं हो रही थी, उन्होंने काम किया और मुसल्ला असलहा लेके नहीं निकले। असलहा लेके निकलने में तो मुल्क में खून रेजी होती है, मुल्क में बैरूनी ताकतें आ जाती, इंडिया आ जाता। तो उन्होंने जो भरपूर एहतजाज किया उस जुल्म के खिलाफ, और जुल्म भी किस नौयत का, कोटा सिस्टम में इतना हर जगह हुकूमती जो वहीं के एक मखसूस तबके के लोग भरे हुए, उन लोगों ने फिर एहतजाज किया, खानदानी एहतजाज किया और उसका इनकलाब आया है। वहां की फौज ने कहा जाता है 45 मिनट का टाइम दिया हसीना वाजिद को, लेकिन उन लोगों ने जिंदा दिली दिखाई, मछली खाते हैं ना एक्टिव होते हैं, जिंदा दिली दिखाई और उठा के उसको पटक दिया। तो फौज तो फेवर कर रही थी उसको, लेकिन फिर फौजियों ने ही उसको बोला, भाई आपके पास 45 मिनट का टाइम है, आवाम टिक्का बोटी करके चबा जाएगी, 45 मिनट्स में आप पतली गली से निकल लें। आप निकल गई और सीधा गई कहां है, बांग्लादेश को इंडिया ने कैप्चर किया हुआ था। इंडिया बांग्लादेश का अपना कुछ भी नहीं था, सारा किसका सिस्टम चल रहा था। तो अब बांग्लादेश को असल माना में इंडिया से आजादी मिली है। और हमारे लिए बहुत अच्छी खबर, इतनी मायूसियों में कुछ अच्छी खबर भी है कि पहली दफा ऐसी गवर्नमेंट आई है जो पाकिस्तान को फेवर कर रही है। जमात इस्लामी के बूढ़े बूढ़े लोगों को जेलों से रिहा किया उन्होंने। यार तुम्हारा सियासी इख्तलाफ था, अगर वो पाकिस्तान वो बांग्लादेश के टूटने के कायल नहीं थे तो सियासी इख्तलाफ कह लो उसको, अब तो बन गया था ना, उनको लटकाने की क्या जरूरत थी। जब भी कोई मुल्क बनता है तो सियासी इख्तलाफात होते कि नहीं होते। मौलाना हुसैन अहमद मदनी रहमतुल्लाह अलैह पाकिस्तान बनने के कायल नहीं थे, उनकी राय ये थी नहीं बनना चाहिए। मौलाना अशरफ अली थानवी कायल थे पाकिस्तान बनने के, लेकिन इन दोनों के मुरीदों में कभी लड़ाई नहीं हुई, इन दोनों में भी कभी लड़ाई नहीं हुई, सियासी इख्तलाफ था। जब पाकिस्तान बन गया तो फिर मौलाना हुसैन अहमद मदनी का वो तारीखी अल्फाज हैं, उन्होंने कहा मैं पाकिस्तान को फेवर करूंगा। लोगों ने कहा आप तो बनने के खिलाफ थे, उन्होंने कहा भाई मस्जिद बनने में इख्तलाफ हो सकता है कि यहां बनेगी कि नहीं बनेगी, जब बन जाए तो उस मस्जिद का एहतराम वाजिब है। बहस होती है ना यहां मस्जिद बननी से, उन्होंने पाकिस्तान को मुल्क नहीं मस्जिद से ताबीर किया। तो ये बड़े लोग थे भाई, तो वो इख्तलाफ क्या हो गया, खत्म। तो बांग्लादेश बनना चाहिए था, नहीं बनना चाहिए था, पुराना इख्तलाफ था। जब बन गया तो अब क्या करना है, बनना चाहिए था तो होना था जो हो गया ना। तो अब तो जो एक कंट्री बना था उसको स्टेबल करने की कोशिश करनी चाहिए। आपने वो जो सियासी इख्तलाफात वाले लोग थे उनको उठा उठा के लटकाना शुरू कर दिया। यार मजहबी लोगों का गला घोंटना, आपकी पूरी सियासत ही इंडिया के फेवर में पाकिस्तान के मुखालफत में। तो इंडिया से तो आपको भी आजादी मिली थी, तो अब ये हमारे लिए बहुत अच्छी खबर है कि वहां की अवाम उठी। और उलमा को वीजे नहीं मिलते थे बांग्लादेश के, मैं भी नहीं जा सका अब तक बांग्लादेश, मेरा भी इरादा और एक चक्कर हम भी लगा के हैं। मोस्टली मोस्टली खाएंगे मोस्टली, वहां बांग्लादेश की मछली का मजा यहां वाला नहीं है, वहां अलग ही मजा है। तो मछली खाएंगे, क्या ख्याल है, थोड़ी सी बंगाली जबान भी सीखेंगे। तो एक अच्छी गवर्नमेंट आई है वहां पे, अल्लाह करे ये स्टेबल रहे। फौज में भी बड़ी तब्दीलियां हो गई हैं वहां पे, तो अवाम का इस तरह का जबरदस्त एक एहतजाज हुआ है और उन्हें अपना हक। तो ऐसे एहतजाज के हम खिलाफ नहीं है, हमारे बगावत वाले बयानात पे लोग ये समझते हैं कि मुफ्ती साहब अवाम को कह रहे चुप गूंगे बन के बैठे रहो, ऐसा नहीं है भाई। हम तो खुद भी जाके जो बात हक होती है वो करते हैं, जो हमें जितना मौका मिलता है। तो अवाम इस तरह का एहतजाज करें, हमें कोई एतराज नहीं है भाई। ये वाला ना करे जो मार धाड़ और जाके जनाब वो जो आपके मुल्क ही की सालमियत ही खतरे में पड़ जाए। उन्होंने मार धाड़ भी की है, बंदूक नहीं चलाई उन्होंने। हमारे यहां जो बगावत की बातें होती है ना तागुत तागुत के नाम पे, उसमें ये खतरा होता है कि लोग असलहा लेके मुसल्ला बगावत शुरू कर देंगे, उससे फौरन क्या होगा, जो गैर मुल्की ताकतें आपके मुल्क में अमन के बहाने से घुस जाएंगी कि यहां चूंकि बदमनी हो रही है लिहाजा ये हम आएंगे यहां, जैसे इराक में घुसी है, लीबिया में घुसी है, तो बेड़ा ही गर्क कर दिया। अच्छा बाकी हर जगह लोग मिर्जा झेलमी सरकार को लपेट देते हैं। रमजान में जकात निकालने का सवाब ज्यादा है या नहीं, किसी की जकात रमजान में ही बनती हो तो उसको तो रमजान में सवाब मिलेगा, बनती शाबान में थी, इस चक्कर में डिले कर दी कि रमजान में ज्यादा सवाब है, अब सवाब ज्यादा नहीं मिलेगा, समझ रहे हो, अब नहीं मिलेगा क्योंकि आपकी बनती शवाल में थी, आप रमजान तक खींच रहे हो उसको अगले साल, या शाबान में बनती थी आप, हाँ इसलिए डिले कर दी कि कोई मुस्तहिक नहीं मिल रहा तो एक अलग बात है। तो रमजान में रमजान के चक्कर में जकात में ताखीर करना ठीक अमल नहीं है यार। अब तो मेरी हो गई ना, अब मैं लोगों को, किसी ने कहा कि अब मुफ्ती साहब की हो गई है वो चुप हो जाएंगे, मैंने कहा मैं चुप होने वाला, अगले ने इंटरव्यू में कहा ये चुप होने वाला आदमी नहीं है, ये नहीं चुप होगा, मैं दूसरों की कराऊंगा। ठीक, हमारी हो गई तो क्या हुआ, हम बैठ गए अपना अपने रिश्ते नहीं मैं तलाश कर रहा, लेकिन आपके लिए भी मोटिवेट करता रहूंगा, मरने से पहले भी मोटिवेट करूंगा, जब तक मेरे जैसे 25-30 मौलवी पैदा नहीं हो जाते, क्योंकि मैं अकेला इस पे इतना डटा हुआ हूं ना, कोई और बोल नहीं रहा तो मजबूरन मुझे बोलना पड़ता है। भाई अगर दूसरे उलमा बोलना शुरू कर दें मैं बोलना बंद, दूसरे उलमा आमिलों के खिलाफ बोले इस तरीके से यार जिस तरह मैं बोल रहा हूं तो मैं चुप हो जाऊंगा, बोल ही नहीं रहे, उल्टा और उनको प्रोमोट कर रहे हैं, इसलिए मुझे फिर बोलना पड़ता है बार बार आमिलों के खिलाफ, हर दूसरे बयान में शादियों पर बोलना पड़ता है, दूसरे उलमा बोलेंगे तो हम क्या हो जाएंगे, चुप। البتہ یہ ہے کہ علماء میری حوصلہ افزائی کرتے ہیں, کہتے ہیں یار ہم نہیں بولتے کیونکہ ہماری ایک ہے, ہم سے ہو بھی نہیں دوسری, بندہ کیا ہے لگا رہا ہے مفتی صاحب ٹائٹ ہو گیا, خاندانی ہو گیا. اس پہ مجھے خوشی ہوتی ہے کہ علماء کی سپورٹ حاصل ہے, دعائیں الحمدللہ ان کی. وہ کہتے ہیں قدم بڑھاؤ, ہم تمہارے ساتھ نہیں ہیں لیکن قدم بڑھاؤ. ساتھ کہاں ہو رہے ہیں, یہ ایسے قدم بڑھاؤ کہ ہم تمہارے ساتھ نہیں, قدم بڑھاؤ مفتی صاحب. میرا نام اچھا, جن کمبختوں نے کی ہیں دو شادیاں وہ سالے ہو صحیح علماء ہیں, بہت کم ہیں جو صحیح علماء کر رہے ہیں, یہ عامل وامل کر رہے ہوتے ہیں روحانی ٹوپی ڈرامے. میرا نام ایک نام ہے اور میں کافی دور سے آیا ہوں امریکہ سے, میں بھی امریکہ جا رہا ہوں میرے بھائی, وہیں جا کے ملیں گے, اصل میں ملنے آپ. انتقال کے بعد میاں بیوی رشتہ ختم ہو جاتا ہے کیا؟ مرنے کے بعد دنیا کے لحاظ سے ختم ہوتا ہے, آخرت کے لحاظ سے ختم نہیں ہوتا. دنیا کے لحاظ سے رشتہ ختم ہوتا ہے, تبھی تو بیوی کو عدت کے بعد ایک اور شادی کی اجازت ہے. اگر رشتہ ختم نہ ہوتا تو شادی کر سکتی تھی وہ. میاں کو بھی اجازت ہے, اللہ نہ کرے کسی کی چار مر جائیں تو وہ دوبارہ سے کر سکتا ہے, اللہ نہ کرے کسی کی مر جائیں, کیونکہ میں خوشی میں نہیں کہہ رہا یہ, تو عدت کے بعد جو ہے نا تو عورت شادی کر سکتی ہے. تو یہ دنیا کے لحاظ سے, لیکن آخرت کے لحاظ سے ختم نہیں ہوتا. اگر کوئی مرد مر گیا, عورت بیوہ ہو گئی, تو جب تک وہ کہیں اور شادی نہیں کرتی آخرت کے کھاتے میں اسی شوہر کی بیوی شمار ہوتی ہے وہ. لہذا وہ اپنے اس شوہر کے لیے دعا بھی کر سکتی ہے, اس کو یاد بھی کر سکتی ہے, کہ مانگ بھی سکتی ہے اللہ سے. لیکن اگر کہیں اور شادی کر لی ہے پھر اس کو نہ مت مانگے, کیونکہ پھر اس دوسرے شوہر کے ساتھ بے وفائی ہے. یہ شوہر کو پتا چل گیا کہ تہجد میں مانگ وسیم کو رہی ہے, بیوی میری بنی ہوئی ہے, اس کو تو غصہ آئے گا نا, تو اس کی حق تلفی ہے پھر. اچھا میرے بھائی مرنے کے بعد روح اپنے گھر میں آتی ہیں؟ نہیں آتی, شکر کرو نہیں آتی. آتی ہوتی ہیں اور ہم دیکھ لیتے تو پھر ہم بھی کسی اور کے گھروں میں جا رہے ہوتے روح بن کے. کم وضاحت دیں مفتی صاحب سارے سوالات کے جواب دیں. ہاں یار یہ میرے ساتھ بہت بڑا مسئلہ ہے, لوگ کہتے ہیں ایک سوال پہ آپ بہت ٹائم لگا دیتے ہو. اب میں کوشش کرتا ہوں تھوڑا مختصر جلدی نبھا دوں. میں دبئی میں جاب کرتا ہوں, مجھے ایک ہندو لڑکی پسند ہے لیکن وہ اپنا ریلیجن چینج نہیں کرتی, میں اس سے شادی کرنا چاہتا ہوں. جب تک مذہب چینج نہیں کرتی آپ اس سے شادی نہیں کر سکتے, حرام ہے, ناجائز ہے, زنا ہے. مفتی صاحب میں کیا کہہ رہے بھائی جان, پتہ نہیں کیا لکھا ہوا ہے, میں مبتلا ہوں کوئی بیماری ہے, لیکن اب میں یہ سب اچھا لڑکوں کو جو عادت پڑ جاتی ہے نا ہینڈ پریکٹس وغیرہ کی, کہتے ہیں میں اس میں چھوڑنا چاہتا ہوں, چھوٹتا نہیں ہے, شادی کا فیصلہ کیا ہے لیکن ڈر لگ رہا ہے کہ میری شادی بھی قریب ہے, میں نہیں چاہتا کہ کی زندگی برباد ہو جائے. ان کو یہ ڈر ہو گیا اپنے بارے میں کہ یہ ہینڈ پریکٹس کی وجہ سے کچھ نامرد ہو گئے ہیں تو اب شادی کریں گے تو پتہ نہیں کیا ہوگا. ایسا کچھ بھی نہیں ہے, ہینڈ پریکٹس کے نقصانات ہیں لیکن اس سے نامرد وامرد کوئی نہیں ہوتا, سمجھ رہے ہو. نقصان ڈاکٹر کہتے ہیں, بعض ڈاکٹر کہتے ہیں نقصان نہیں ہے, یہ بھی غلط ہے, اس سے مینٹلی بہت برباد ہوتا ہے آدمی. لیکن اس کا حل یہی ہے کہ چھوڑ دے اور شادی کر لے. جتنا جلدی شادی کرے گا تو دوبارہ مینٹلی کیا ہو جائے گا, آہستہ آہستہ سیٹ ہو جائے گا. شادی نہیں کرے گا تو مینٹلی کیسے برباد ہوتا ہے یہ ایک الگ بحث ہے. ابھی میں کوئی کسی نے کہا نا آپ بہت تفصیل سے جواب دے دیتے ہیں, تو اس لیے مختصر جواب دے رہا ہوں کہ اس سے صحت خراب ہوتی ہے, صحت ٹھیک نہیں ہوتی. کیسے خراب ہوتی ہے کیا ہے یہ ایک لمبی بحث ہے, لیکن اس سے یہ نہیں ہوتا کہ کوئی نامرد ہو جائے اور وہ شادی کے قابل نہ رہے. نائٹ فال جن کو زیادہ ہوتا ہے وہ بھی سمجھتے ہیں ہم تو سب ختم, او بھائی ختم تھا تو پھر ہو, نائٹ فال کیوں ہو رہا ہے, ختم ہی ہو گئے تھے تو نائٹ فال کیوں ہو رہا ہے. تو ہینڈ پریکٹس کیسے ہو جاتی ہے اگر نامردی ہو گئے ہو, تو یہ سب بیکار باتیں, اس سے کوئی نامرد نہیں ہوتا. ہاں اور کچھ نقصانات ہوتے ہیں اس سے, مینٹلی بہت نقصان ہوتا ہے اور خاص طور پہ 13-18 سال کی کم عمری میں اگر یہ کام ہو تو اس سے فزیکلی بھی نقصان ہوتا ہے, آپ کے مسل نہیں بن پاتے صحیح طریقے سے وغیرہ وغیرہ. تو اس کا حل یہی ہے کہ شادی کر لو جلدی اور پھر کسی چکر میں نہ مت پڑو. آج کل یہ بھی ایک بہت بڑی بدعت لوگوں میں آ گئی ہے کہ شادی کی پہلی رات کے بارے میں ادھر ادھر پوچھ رہے ہوتے ہیں. بھائی یہ سب چیزیں فطرت نے انسان کو سکھائی ہیں, یہ نیچرل ہیں, ان میں کسی سے گائیڈنس کی ضرورت نہیں ہے. یہ زیادہ بےہودگیوں کے چینل بنے ہوئے ہیں, لوگوں کو سکھا رہے ہیں یہ کرنے کے طریقے ایسے کیا جاتا ہے, یہ سب بےہودہ باتیں. آدم علیہ السلام کے زمانے سے لے کے اب تک لوگ کیا کہ چینلوں پہ دیکھ رہے تھے, کیا یہ کتابیں پڑھ رہے تھے, یہ تو نیچرل ہے. تو یہ سب فطرت خود سکھاتی ہے. ہاں حرام چیزوں کی طرف مت جاؤ, جو شریعت نے جن حدود پہ پابندی لگائی ہوئی ہے ان طرف مت جاؤ. باقی تو میاں بیوی کا پردے کا معاملہ ہے, بند کمرے کا معاملہ ہے, اس میں نیٹ پہ سرچ کرنا کہ کیا صحیح طریقہ ہے کیا غلط, بھی انگریزوں کے کام ہیں, انہی پہ جچتے ہیں یہ, سمجھتے ہو. یہ سب ڈاکٹروں کو اس میں لفٹ ہی نہیں کراؤ, یہ سب فطرت کی سکھائی ہوئی چیزیں ہیں. نیچر خود انسان کو ان چیزوں میں گائیڈ کرتی ہے. سمجھتے ہو کہ ہاں کوئی شریک مسئلہ پوچھ رہا ہوں وہ کسی مفتی سے پوچھ لو. تو آپ اگر اللہ نہ کرے اس عادت میں مبتلا ہیں تو بھائی اگر اس عادت کو چھوڑیں, اور چھوڑنے کا سب سے بہتر طریقہ کیا ہے, فوراً سے پہلے شادی کریں اور یہ دماغ سے نکال دیں کہ آپ کمزور ہیں. یہ مینٹلی نا بعض حکیم لوگوں کو الو بنا بنا کے وہ دماغ میں ڈال دیتے ہیں کمزور ہے, تو وہ پھر آ کے آدمی کہتے ہیں میں تو کچھ, وہ باقی پھر جب آدمی کو یہ وہم ہو جائے تو پھر تو وہ باقی. تو دیکھو میں ان چیزوں پہ زیادہ نہیں بولتا, لیکن چونکہ اب سوال آ گیا, ایک ذہن میں بات یاد رکھو, جب انسان بوڑھا ہوتا ہے نا تو سب چیزیں بوڑھی ہوتی ہیں. ایسا نہیں ہوتا کہ ایک چیز میں کمی ہو جائے باقی ساری چیز دوڑ رہا ہے, بھاگ رہا ہے, جم جا رہا ہے, وہاں سے فارغ ہو جائے, ایسا نہیں ہوتا. صحیح ہے, جب بڑھاپا آتا ہے تو سب چیزوں پہ آتا ہے, ایک ساتھ ساری چیزیں آہستہ آہستہ کیا ہوتی ہیں, ڈیمیج ہوتی ہیں. تو بوڑھوں کو دیکھ لو بےچاروں کو, نہ چلا جا رہا ہے نہ بولا جا رہا ہے, تو ہر چیز ایک ساتھ کمزور ہوتی ہے. ایسا نہیں ہوتا آپ 22-23 سال کے ہو بھاگ رہے ہو یا وہاں سے آپ جو ہے نا ایک ہی طرف سے سیکشوئل پاور آپ میں ختم ہو جائے, ایسا نہیں ہوتا. ہاں کوئی بیماری کسی کو کوئی آپریشن میں ڈاکٹر نے رکھ کوئی اور کاٹنی تھی کاٹ کو چھوڑ دیا تو ایک الگ بات ہے, یا کوئی پیدائشی کوئی بےچارے کے ساتھ مسئلہ ہو تو ایک الگ بات ہے, لیکن آپ بالغ ہوئے تو عاقل بالغ تھے, صحیح تھے, پراپر تھے, تو پھر نہیں ہوتا کہ آپ جناب ایک دم سے آپ کی یہ پاور ختم ہو جائے اور یہ ہو جائے, ایسا نہیں ہوتا. ہوگا جب آپ بوڑھے ہو گئے, تو جب بوڑھے ہو گئے تو پھر ساری چیزیں بوڑھی ہوں گی, اتنے موٹے موٹے چشمے لگیں گے آپ کے, سنو گے تو ہے بھائی کیا کہہ رہے ہیں, 20-20 دفعہ بولے گے ذرا اونچا بولے یار, گھٹنے درد کریں گے, چلا نہیں جائے گا, دوڑا نہیں جائے گا, توندے نکلیں گی آپ کی, بلڈ پریشر, یہ ساری ایک ساتھ آتی ہیں. یہ جب تک جوان ہو یہ سب چیزیں سیٹ ہیں, شوگر صحیح ہے, بلڈ پریشر ٹھیک ہے آپ کا, بھاگ رہے ہو, دوڑ رہے ہو, چل رہے ہو, اور اگر نہیں بھاگ رہے تو بھاگنے سے بھاگنا آ جا رہا ہے آپ کو آ رہا ہے, تو صحیح ہے, پھر سیٹ ہے, سب کچھ صحیح ہے, پھر اس میں کسی سے کوئی دوا لینے کی ضرورت نہیں ہے. لوگوں کو برباد ہو گئے زندگی ان چکروں میں. اور جب تک آپ 45-50 سال تک تو ویسے بھی نارمل آدمی کو کچھ نہیں ہوتا, اگر وہ صحت اس کی نارمل ہے تو آپ نے بلڈ پریشر شوگر ان چیزوں پہ کنٹرول رکھنا ہے. کنٹرول ہے اس عمر میں تھوڑی ہوتے ہیں, 18 سال کے بچے پوچھ رہے ہوتے ہیں, کہ مجھ سے بہت پوچھتے ہیں, ہم نامرد ہو گئے, ہم تو یہ ہو گئے, ختم ہو گئے. تو میں کہتا ہوں تیرے تو چل کے آیا میرے پاس, اس کا مطلب تیرے گھٹنے ختم نہیں ہوئے, تو مجھے رو رو کے اپنے دکھڑا سنا رہا ہے, اس کا مطلب تیرے میں بولنے کی طاقت ختم نہیں ہوئی ہے, اور جو میں ڈانٹ رہا ہوں تیرے کان سن رہے ہیں, اس کا مطلب سننے کی طاقت ختم بولو نہیں ہوئی ہے. بھوک بھی تجھے لگ رہی ہے, 6-6 پراٹھے کھا رہا ہے صبح, ہضم کرنے کی بھی طاقت ہے, تو ساری طاقتیں ہوں کہ فرشتہ ایک ہی فیوز اڑا کے جائے گا کیا تیرا؟ جب لائٹ جاتی ہے تو ایک دم سے پورے فیوز اڑتے ہیں کہ نہیں اڑتے؟ ڈم ہوتی ہے تو سب کچھ, واشنگ مشین بھی آہستہ ہو جائے گی, استری بھی آہستہ, فریج بھی دھڑ دھڑ جھٹکے لینا شروع کر دے گا, یہی ہوتا ہے نا. اور جب پراپر لائٹ آ رہی ہوتی ہے ساری چیزیں صحیح چل رہی ہوتی ہیں, اور جب جاتی ہے تو سب. تو میں نے کہا جب مرے گا تو فیوز اڑ گیا, اور جب بوڑھا ہوا تو وہ پاور کیا ہو گئی لو, تو سب چیزیں پھر پنکھا بھی گڑنگ گڑنگ کر کے گھومے گا. جب وولٹیج لو ہو جاتے ہیں تو پنکھا کیا کرتا ہے, گڑنگ گڑنگ کر کے گھوم رہا ہوتا ہے, موم بتی جو ہے نا بار بار پھدک رہی ہوتی ہے, اور استری بہت ہلکی ہو جاتی ہے, پھر گڑ 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 مارنا شروع کر دیتا ہے. تو اسی طرح یہ جوان لڑکوں کو میں اس نے میں نے کہا تھا کہ مختصر جواب دوں گا, لیکن یہ مختصر سے اور کنفیوژن میں چلے جاتے, تو جوان آدمی کو کچھ بھی نہیں ہوتا, سمجھ رہے ہو, پورے فیوز اس کے وولٹیج اس کے پورے آ رہے ہوتے ہیں. جب 40 سال کے بعد کے یہ مسائل ہیں, 40 سال تک تو فٹ فاٹ ہی رہتا ہے آدمی, پھر جا کے مسائل کھڑے ہوتے ہیں شوگر, تو اس میں اگر کوئی کنٹرول کر لے گا تو جوان رہے گا, نہیں کرے گا تو پھر جا کے مسائل کھڑے ہوں گے. تو 40 سال کے بعد پھر ورزش کیا کرو اور خوراک پہ کنٹرول کرو, 40 سال سے پہلے بھی کرو, لیکن یہ کہ اتنی بڈھا نہیں ہوتا آدمی 40 سال سے پہلے, سمجھتے ہو. تو اس لیے تباہ کے 4 شادیاں کرو. میں جب بھی 4 شادیوں کی ترغیب دیتا ہوں نا, ایک نوجوان آئے ہیں میرے پاس, یہ ہمارے اندر تو طاقت ہی نہیں ہے, کیا کھائیں, کچھ تھے, آپ کیا کھاتے ہو, کوئی دوا ہمیں بھی بتا دو, ہم یہی پراٹھے, میں بھی صبح پراٹھا کھا کے بیٹھا ہوں, اور کوئی کچھ تھے مشتے نہیں ہے, آپ جا کے میرا کچن چیک کر سکتے ہو بھائی, کوئی دوائی نہیں کھاتا میں, پراٹھا کھایا ہے, ابھی گھر میں کھانا بنا ہوا ہے, پھوڑ دوں گا جا کے, میں پیاز کا میں بڑا شوقین ہوں سیلڈ کے طور پہ, تو بس یہی ہے ہماری لائف, تو یہ سب ہے, کوئی ایکسٹرا کوئی فنٹر نہیں ہے. تو یہ اللہ نے سب کو طاقت دی ہے. اب جو ایک جس کی ہوتی ہے نا وہ سمجھتے ہیں میرے اندر طاقت نہیں ہے, جو بھائی جس کو یہ عادت پڑی ہے شادی کر رہے ہیں, بالکل فٹ فاٹ ہے یہ, بالکل مرد کا بچہ ہے. ہاں مینٹلی کچھ ڈسٹرب ہوگا, عادت کسی اور چیز کی پڑ گئی ہے نا, تو وہ تھوڑے دنوں میں آٹومیٹیکلی خود بہت سیٹ ہو جائے گا, لیکن چھوڑنا پڑے گا یہ کام, ایسا نا شادی کے بعد بھی یہی زندے کرتا رہے. مفتی صاحب مجھے آپ سے بہت عقیدت ہے میرے علم میں اسلام کے لیے. تو جس نے مردانہ قوت بڑھانی ہے اس کے پاس بہترین حل ہے کہ وہ چار شادیاں کر لے. اس سے زیادہ قوت بڑھانے کا کوئی نسخہ دنیا میں ہے نہیں. یہ کھانے پینے سے نہیں بڑھتی ہے, یہ اس طرح سے بڑھ جائے گی. مفتی صاحب مجھے آپ سے بہت عقیدت محبت میرے اسلام بتا دیں, حضرت عمر کی شادی حضرت علی کی بیٹی سے ہوئی کوئی دلیل؟ حدیث کی کتابوں میں ہے بھائی. مرزا جی کہتے ہیں صحیح بخاری میں, مجھے تو اس کے پر یقین نہیں. میں نے اپنی کتاب میں اس کا حوالہ دیا ہے, حضرت عمر رضی اللہ تعالیٰ عنہ نے حضرت علی کی بیٹی کو پیغام بھیجا تھا اور حضرت علی نے پھر شادی کر دی تھی. کتاب میں ریفرنس موجود ہے, کبھی موقع ملا تو نیٹ پہ بھی ڈال دوں گا. صحابہ کے آپس میں بہت اچھے تعلقات تھے, حضرت عمر, حضرت علی, حضرت ابو بکر, یہ سب بہت اچھے تعلقات تھے, احادیث سے ثابت ہے. یہ تو بعد میں ان کو فریق بنا کے پیش کر دیا ہے. مفتی صاحب اگر پہلی بیوی شادی کی اجازت دے تو شادی دوسری کر لینا چاہیے. میں کیا 20 سال سے کیا چیخ رہا ہوں میں, عجیب لوگ ہیں یار. نہ بھی اجازت دے تو بھی کر لینی چاہیے. میرے والد نے مجھ سے زبردستی طلاق نامے پر دستخط کروائے, میں طلاق سے منع کرتا رہا. میں جامع الرشید سے فتویٰ لیا ہے جس کے مطابق طلاق نہیں ہوئی. اب اگر گھر میں فتویٰ دکھاؤں تو والد ناراض ہو جائیں گے, اور کچھ نہیں کروں تو بیوی, تو میں کیا کروں؟ فتویٰ آپ نے دیکھو, زبردستی دستخط کروانے سے طلاق نہیں ہوتی, لیکن اس زبردستی کی نوعیت کیا ہے؟ والد صاحب نے کہا بہو, آپ نے دستخط کر دیے, یہ تھوڑی زبردستی ہے. بعض لوگوں کے ساتھ ایسا ہوتا ہے. زبردستی کیا ہے؟ والد صاحب کو ہارٹ اٹیک ہو رہا تھا, یا کوئی بندوق رکھی ہوئی تھی والد صاحب نے, یا یہ کہ وہ کیا خطرہ تھا آپ کو, اماں کے بے ہوش ہونے کا خطرہ تھا, کیا تھا؟ تو جب تک وہ ایکسپلین نہیں کرتے تو فتویٰ نہیں دیا جاتا. میرا ایک کلپ چل رہا ہے زبردستی کی شادی پہ, وہ میں جگہ سے ہٹوا رہا ہوں, اس سے بہت غلط فہمی لوگوں میں پھیلی ہے. تو زبردستی لکھوانے سے واقعی طلاق نہیں ہوتی, بولنے سے تو ہو جاتی ہے, لیکن اس زبردستی میں زبردستی ہونی چاہیے. اس کو خطرات ہوں آپ کو, خالی یہ بہو کرنے سے نہیں ہوتا. تو اب آپ کیا کریں, مجھے کیا پتا آپ کی بیوی, آپ کے ابا کہہ رہے ہیں وہ میں فتویٰ گھر میں دکھاؤں گا کہ طلاق نہیں ہوئی, تو ابا پھر وہ زبردست, وہ پھر زبان سے نکلوائیں گے زبردستی. تو اب بھائی میں کیا کہہ سکتا ہوں, آپ بیوی کو لے آئیں, اب جب نہیں ہوئی طلاق ابا نے کیوں دلوائی؟ ابا سے پہلے پوچھے تو صحیح نا, کیوں دل, کسی کی بیٹی کا گھر کیوں اجاڑ رہے ہو ابا؟ آپ کی بیٹی کے ساتھ کوئی ایسا کرے تو کیا کرو گے آپ؟ ابا کو غیرت دلاؤ, آر دلاؤ, محبت سے سمجھاؤ. آخری سوال, والد صاحب کے انتقال جائیداد کی تنظیم ہمارے, بھائی بہت لمبا سوال ہے. وراثت کے مسائل لکھ کے دیا کرو, میں یہاں تھوڑی کیلکولیشن کر کے بتاؤں گا. وجہ والد صاحب بہت لمبا سوال ہے نا, یہاں مختصر سوال پوچھیں, کیونکہ ان سب لوگ پھر یہ بہت زیادہ بور ہو جاتے ہیں. یہ سوال فون نمبر ڈال کے ہمارے دارالافتاء میں جمع کرا دیں.
السلام علیکم. مفتی صاحب میرا سوال یہ ہے کہ ہم کسی ایمرجنسی میں بائک پہ نکلتے ہیں اور پیپر بھول جاتے ہیں گھر,
پیمپر
گاڑی کے پیپر کاغذات وغیرہ.
میں نے کہا شاید پیمپر بھول جاتے ہیں,
وہ بھول جاتے ہیں, پھر آگے جاتے ہیں تو فرشتوں کے لباس میں سفید وردی والے کھڑے ہوتے ہیں
جی,
اور وہ تنگ کرتے ہیں, بڑی ڈیمانڈ کرتے ہیں, پیسے مانگتے ہیں. ہم انہیں بتاتے ہیں کہ مجبوری ہے, یہ مسئلہ ہے, یہ مسئلہ ہے, تو بالکل ماننے کے لیے تیار نہیں ہوتے ہیں. تو مجبور ہم انہیں ناشتے کے لیے راضی کرتے ہیں, 250 روپے دے کے راضی کرتے ہیں. کیا یہ صحیح ہے نہیں؟
دیکھو جو جرمانہ آپ پہ بنتا ہے نا وہ آپ کو دینا پڑے گا.
وہ نہیں لیتے, وہ کہتے ہیں جائز جیسے.
نہیں نہیں وہ لیتے ہیں, ہم بھی پولیس والوں سے 20 دفعہ واسطہ پڑا جب مشہور نہیں تھے, تب بھی پولیس والے کبھی بھی یہ نہیں کہتے کہ آپ پہ پینلٹی ہے تو آپ صرف رشوت ہی دیں, پینلٹی نہ دیں. نہ پہلے وہ آفر کرتے ہیں. مجھے ایک دفعہ پولیس والوں نے روکا تھا, تو پتہ نہیں لائسنس بھول گیا تھا میں کیا تھا. انہوں نے کہا آپ بغیر لائسنس کے چلا رہے ہو بائک, تو انہوں نے کہا تھا یہ جرمانہ آپ پہ بنتا ہے, تو 2 ڈبے مجھے دکھائے. یہ گورنمنٹ کا ڈبہ ہے, مجھے باقاعدہ یاد ہے, یہ گورنمنٹ کا ڈبہ ہے, اس میں 500 روپے, اور ایک اور ڈبہ دکھایا بولا اس میں 250. اب آپ کی مرضی ہے. میں نے کہا میں 500 ڈال رہا ہوں کیونکہ میں رشوت نہیں دے سکتا. انہوں نے کہا ٹھیک ہے. تو زبردستی نہیں مجبور کرتے وہ کسی کو, آپ نے رشوت ہی دینی ہو. کہتے ہیں بھائی آپ پہلے تو لا ہے, لا کو فالو کرو. اگر آپ ڈنڈی بچ تو اچھا, بعض پولیس والے اس میں ایماندار بھی ہوتے ہیں, کہتے ہیں نہیں ہم نے رشوت لینی نہیں, آپ نے جرمانہ ہی. اور بعض آپ کو دونوں آپشن دے رہے ہوتے ہیں. ایسا کسی سے میرا واسطہ نہیں پڑا جو کہے کہ نہیں آپ نے جرمانہ نہیں دینا, آپ نے رشوت ہی دینی ہے. میرا ابھی تک زندگی میں کبھی واسطہ,
بڑی ڈیمانڈ کرتے ہیں وہ دے نہیں سکتے ہم.
نہیں جو آپ نے جرمانہ بنتا ہے وہ دو نا,
وہ دے نہیں سکتے تو پھر اس طرح
دے کیوں نہیں سکتے؟ تو پھر فون کرو کسی کو, وسیم بھائی کو فون کرو, پیسے لے کر آ بھائی. غلطی آپ نے کی ہے نا تو وہ تو بھگتنی پڑے گی نا. اگر اس طرح ہم اجازت دیں لوگوں کو کہ رشوت دو, پھر تو لوگ انلیگل کام کریں گے, تو یہ تو رشوت ناجائز ہے بالکل. हाँ रिश्वत देना उस सूरत में जायज है कि आपके डॉक्यूमेंट्स पूरे हों, आप बिल्कुल शरीफाना तरीके से जा रहे हो फिर भी वो तंग कर रहा है आपको, फिर उसको लेने का गुनाह होगा, आपको देने का गुनाह नहीं होगा। लेकिन मैंने देखा है पुलिस वाले ऐसा करते नहीं है, आपके डॉक्यूमेंट पूरे फिर नहीं कोई छेड़ता आपको, इतने हम खराब नहीं हुए भाई।
सलाम वालेकुम।
वालेकुम सलाम भाई साहब।
दो जुमले से आपसे एक सवाल पूछने जा रहा था, वो लाइक विद फॉलोअर वाला, तो पर्ची में सही हो नहीं रहा था। वो सवाल पूछना ये था कि हम जो वो खुद की वेबसाइट बनाई है, मैं सॉफ्टवेयर इंजीनियर का भी काम कर रहा हूँ, पढ़ रहा हूँ, तो हम कुछ ग्रुप, एक ग्रुप है हमारी यूनिवर्सिटी में, उन्होंने वेबसाइट वगैरह बनाई है, तो उस पर एड्स के जरिए रियल लाइक फॉलोअर व्यूज यानी ग्रो होता है अकाउंट, बाकायदा फॉर यू पे चलती है यूट्यूब पे और उस पर, तो वो पूछना था, वो जायज है काम
एड्स के जरिए?
एड्स के जरिए जी, एड्स चलता है एजेंसी यानी अकाउंट होता है उस पर एड्स लगते हैं और रियल फॉर यू पे जाती है यानी वीडियो बाकायदा। और
तो आपको इश्काल एड लगाने पर है
जी, यानी वो काम जायज है?
एड लगाना तो जायज है, वो तो किसी भी कंपनी का आप एड चलाते हैं
उसी से यानी लाइक विद फॉलोअर बढ़ते हैं, फॉर यू पे जाती है और वो यानी लोग कमेंट, यानी हम लिमिट लगाते हैं, जैसे 10,000 व्यूज बढ़ाने हैं तो 10,000 की लिमिट होती है, जब तक 10,000 पूरे नहीं होते तब तक वो चलती है फॉर यू पे।
यानी वो 10,000 व्यूज तो फेक नहीं होते ना?
नहीं रियल होते हैं, रियल बंदे देख रहे होते हैं
कोई हर
ये चीज पूछी
जी भाई।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
झंडे या तराने के तराम में खड़ा होना शिर्क के जुमरे में?
नहीं नहीं शिर्क नहीं है, ये मुल्क से अकीदत मोहब्बत का तकाजा है कि आप झंडे के एहतराम में तराने के एहतराम। यार दुनिया में हर कौम अपने मुल्क से मोहब्बत करती है, इतने बेगैरत तो मत बनो ना कि अपने मुल्क से ही मोहब्बत करना छोड़ दो। अगर आपको किसी लीडर से मोहब्बत थी तो वो भी तो मुल्क की वजह से थी ना, तो लीडर से भी मोहब्बत करो, मुल्क से भी मोहब्बत करो। ये थोड़ी कि मुल्क को खटेलें लगा दिया आपने, ये कैसे हो सकता है भाई?
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू।
वालेकुम सलाम। ये तो आपका जो लीडर है जिससे आप, अगर वो सही लीडर है तो वो भी आपको ये कहेगा भाई मेरी वजह से मुल्क को मत छोड़ो। तो ये बिल्कुल वही है कि जो बुजुर्गों ने सारी जिंदगी तौहीद बयान की और उन्हीं की कब्र पे लोग सजदा कर रहे होते हैं। तो अगर आपका लीडर ईमानदार है तो वो खुद भी कभी मशवरा नहीं देगा आपको कि मेरी खातिर मुल्क से आप बेवफाई करना शुरू कर दो।
मुफ्ती साहब एक छोटी सी गुजारिश थी आपसे, जो अभी आपने आखिरी सवाल रख दिया वो गुजारिश है कि मैं काफी दूर से आया हूँ सवाल लेके।
विरासत वाला?
जी विरासत वाला। तो गुजारिश है कि आप उस पर अगर रहनुमाई फरमा दे तो काफी आसानी हो जाएगी मेरे लिए।
असल में इतना लंबा सवाल मैं पढ़ूंगा उसको समझूंगा, वो आपकी जाती नौयत का है ना, तो ये सारे लोग टेंशन में आएंगे, बोर होंगे।
अच्छा।
तो इसलिए मैं सवाल की वो देख के अंदाजा लगा लेता हूँ, तो उसमें ये नहीं कि आपको जवाब नहीं दूंगा मैं, वो हमने जमा कर लिया है, प्रॉपर कंपोज होगा, वो ज्यादा तमीज से जवाब जाएगा। हमारे यहाँ सवाल जब आता है हमने कंपोजर बिठाया हुआ है तनख्वाह पे, उसको पैसे दे रहे हैं, वो बाकायदा कंपोज करता है, फिर वो कंपोज करके उसकी करेक्शन होती है, फिर वो मेरे शागिर्द उसका जवाब लिखते हैं, ठीक है, और दलील भी लिखते हैं उस पर, फिर मैं उसको देखता हूँ इस जवाब ये सही है गलत है क्या है, उसमें करेक्शन करता हूँ। इस पूरे मरहले से गुजरने के बाद, अच्छा इसमें कोई सवाल में कन्फ्यूजन हो तो जिसका सवाल है उसको कॉल करके पूछा जाता है कि इसमें पहले कौन मरा था, समझ रहे हो, या और कोई वारिस है या नहीं है, विरासत का हो या कोई भी खरीदो फरोख का मसला हो, कारोबारी मामला, हर तरह के मसाइल आते हैं, पूरी डिटेल में फिर सवाल में वो इजाफा किया जाता है कि हमने फोन पे जो सवाल मुस्तफी जिसने सवाल पूछा उससे राबता किया तो उसने ये डिटेल बताई है, उसके बाद जाके जवाब लिखा जाता है, फिर वो जब फाइनल हो जाता है और अगर फिर भी मुझे उस पर इश्काल हो कन्फ्यूजन हो तो मैं उसको फिर जामे तो रशीद भेजता हूँ अपने से ज्यादा सीनियर मुफ्तियों के पास, वहां से फिर देखता हूँ कि क्या आया है, वो हमारे जवाब से मैच कर रहा है। इस पूरे प्रोसेस से गुजरने के बाद उस पर ठप्पा लगता है, इतनी तमीज से हम आपको जवाब दे रहे हैं और आप कह रहे हो कि टरखा दो
अपना ख्याल। मुझे नुकसान भी हो गया था सवाल के, काफी दूर से आया था, मेरा मोबाइल भी चोरी हो गया चक्कर में, अभी अभी हुआ है, तो बस मैं इसलिए चाह रहा था कि अगर मुझे जवाब मिल जाए।
ये भाई का एक सवाल है कि नहीं मुझे बहुत जल्दी है सवाल की, इसलिए मैं चाह रहा हूँ जल्दी,
मेरा आना होता नहीं है।
बेहतरीन बात की आपने, हमारे शेख हजरत मुफ्ती रशीद अहमद साहब ने हमें नसीहत की थी कि कभी भी फतवा लिखने में जल्दी उस शख्स की वजह से ना करना जिसको जवाब की जल्दी हो, ये मुझे पहले नसीहत कर चुके हैं, समझ में आई बात? फरमाया सवाल पूछने वाले को कितनी ही जल्दी हो कभी भी उसके दबाव में मत आना, आपने अपने हिसाब से जवाब, वजह उसकी है कि जब दबाव में आएंगे जवाब सही नहीं होगा, तो वो हजरत की हमें नसीहत है, फरमाया वो कितनी जल्दी मिचा रहा हो, मुझे ये है, मुझे जैसे इसकी मिसाल ऐसे मैडम, इसकी मिसाल ऐसे है जैसे डॉक्टरों ने कहा कि इसका हार्ट ऑपरेशन करना है लेकिन शुगर बढ़ी हुई है या कोई और मसला है, ये डॉक्टर की अपनी शुगर बढ़ी हुई है, تو ڈاکٹر کبھی بھی عقل مند ڈاکٹر جذبات میں نہیں آئے گا, ڈاکٹر صاحب یہ کرو مر رہے ہیں. ڈاکٹر کہے گا بھائی جان پہلے میں شوگر اس کی نارمل لے کر آؤں گا, پھر اپنی شوگر چیک کروں گا میری بھی نارمل ہے یا نہیں ہے, ایسا نہ ہو میں میری اس کے دوران میں ہی مر جاؤں, پتا چلا یہ کھلا ہوا ہے اور ڈاکٹر صاحب جوڑنے والا کوئی ہے نہیں. تو وہ پورا جو ہے نا وہ ان کا اس پروسیس سے گزریں گے. تو میں ایک دم سے جلدی ایک دم مزہ نہیں آئے گا, میں پہلے سمجھوں گا, ابھی تو میرا دماغ ہی کام نہیں کر رہا ہے, پہلے سمجھوں گا پورا, پھر اس میں آپ سے فون کر کے آپ سے ہم خود اپنے خرچے پہ اپنی بیلنس سے ہم کال کریں گے آپ کو. آخری سوال بس سچی مچی کا آخری.
السلام علیکم.
وعلیکم السلام.
جی صاحب میرا تعلق پاکستان رینجر سندھ سے ہے.
پاکستان رینجر, ماشاء اللہ.
میں ڈیوٹی کرتا ہوں کشمور کند کوٹ کچے کے ایریا میں.
ماشاء اللہ.
وہاں اکثر ہم آپریشن پہ جاتے ہیں تو لوگ قرآن پاک لے کے آ جاتے ہیں, لیڈیز آ جاتی ہیں, ہمیں پتا ہے کہ یہ شخص ہے یہ مجرم ہے, اس کو بچانے کے لیے وہ قرآن پاک کو ضامن بنا کے لے آتے ہیں, تو اس کے لیے ہمارے لیے کیا حکم
ہے؟ یہ بہت آخری سوال خاندانی آ گیا. یہ بھائی کہہ رہے ہیں میں رینجرز میں ہوں, ہم جب دہشت گردوں کو کچے کے ڈاکوؤں کو پکڑنے کے لیے جاتے ہیں تو خواتین آ جاتی ہیں قرآن لے کے آ جاتی ہیں, بچے رونے لگتے ہیں. اگر آپ کو یقین ہے نا یہ شخص ڈاکو ہے, کسی پہ ترس نہ کھائیں آپ. لوگ تو میڈیا پہ بدنام کریں گے کہ رینجرز والے گھروں میں گھس گئے اور عورتوں کے رونے کا خیال نہیں کیا. دنیا میں کوئی بھی قوم کوئی بھی فورس کبھی بھی دہشت گرد کو اس بیس پہ نہیں چھوڑتی ہے, اور اگر چھوڑ رہی ہے تو وہ ناکام ہے. یقین ہو کہ دہشت گرد ہے, بے گناہ لوگوں کو نہیں. تو ہے تو آپ چاہے وہ قرآن لے, قرآن جو لائی ہے نا وہ قرآن کیا کہہ رہا ہے کہ جو ڈاکو ہے نا اس کو چوک پہ لٹکا دو اور ہاتھ پاؤں کاٹ کے لٹکاؤ. جب کوئی خواتین قرآن لایا کرے نا کہ یہ ہمارا بیٹا ہے ڈاکو ہے اس کو نہیں پکڑو اللہ کا واسطہ, اگر وہ ڈاکو ہے تو آپ اس خاتون کو بولو کہ اماں جو آپ قرآن لے کر آئی ہو نا اس قرآن میں ہے انما جزاء الذین یحاربون اللہ ورسولہ ویسعون فی الارض فسادا ان یقتلوا او یصلبوا او تقطع ایدیہم وارجلہم من خلاف او ینفوا من الارض. اس قرآن کا واسطہ دے رہی ہو تو اس قرآن میں اللہ ہمیں کہہ رہا ہے کہ جو لوگ زمین میں فساد مچاتے ہیں ان کو پکڑو اور ان کو چوک پہ لٹکاؤ ہاتھ پاؤں کاٹ کے. اماں اللہ تعالیٰ تو یہ کہہ رہا ہے کہ اس کو چوک پہ لٹکاؤ, تو اس لیے ہم کس کے حکم کو مانیں گے؟ یہ تو قرآن آپ نے واسطہ دے دیا, اب تو یہ اور گرفتاری بنتی ہے. تو کبھی بھی اس طرح, کیونکہ آپ اگر ان کو ترس کھا کے چھوڑ رہے ہو تو دوسروں کی مائیں بھی ہیں, ان کے بھی بیٹے ہیں جو قتل ہو رہے ہیں ڈاکوؤں کے ہاتھوں. نہیں آ رہی میرے خیال بات سمجھ؟ ان کے بھی بچے قتل ہو رہے ہیں, وہ بھی وہ ان کا خون بھی جو ہے وہ مفت کا خون نہیں ہے. ان ڈاکوؤں نے سینکڑوں لوگوں کے گھر اجاڑے ہوتے ہیں, کچے کا ہو یا پکے کا ڈاکو ہو نہیں چھوڑنا. اور اس میں مارے گئے بہت بڑی شہادت ہے. ہمارے استاد نے رینجرز والے کے ہاتھ چومے نا, آپ کو یاد, حضرت مفتی عبدالرحیم صاحب نے, اس پہ لوگوں نے بہت کہا کہ اسٹیبلشمنٹ کے پٹھو فلانے کے پٹھو. یار وہ رینجرز کا ایک ملازم کے سپاہی کے ہاتھ چوم رہے ہیں, کیونکہ اس بےچارا سپاہی تو وہ تو فرنٹ لائن پہ لڑ رہا ہوتا ہے ڈاکوؤں سے. تو جب ساری قوم چھوڑ دے نا اسی وقت پھر صاف دینے والے مخلص کہلاتے ہیں. جب سب زندہ باد کے نعرے لگا رہے ہوتے ہیں پھر سب کھڑے ہو جاتے ہیں. میرے تو دل میں ان سے عقیدت بڑھ گئی ہے اس سے. تو ان بےچارے رینجرز اور ان عام فوجیوں کو کیوں برا بلا کہہ رہے ہو یار جو بارڈر پہ لڑ رہے ہیں؟ یہ تو جانے دے رہے ہیں, روزانہ جانے دے رہے ہیں. یہ اپنے سیاسی اختلاف میں آپ کسی شخص کے خلاف ہو جاؤ, آپ بولو فلاں آرمی کا فلاں غلط تھا فلاں صحیح تھا, وہ آپ کا مسئلہ ہے. لیکن یہ جو بےچارے لڑنے والے فوجی ہیں انہیں تو حوصلہ چاہیے. ان کو تو 40,000 روپے تنخواہیں ہوتی ہیں, ان تنخواہوں میں تمہارے لیے جان تھوڑی دیں گے اگر تم ان کو گالیاں دو گے. کتنے فوجی میرے پاس آئے ہیں, بھائی ہم استعفیٰ دے رہے ہیں, ہم نہیں لڑ رہے, یہ ہر جگہ ہمیں لانتیں مل رہی ہیں, کہہ رہے ہیں ہماری تنخواہیں دیکھو ہم اس قوم کے لیے کیوں جان دیں. خدا کی قسم میں نے ابھی ایک فوجی کو موٹیویٹ کیا, میں نے کہا یار تو بارڈر سنبھال رہا ہے یار, تو ملک کے لیے چھوڑ دے آفیسروں کو, اچھے برے آتے, کوئی اچھا آتا ہے کوئی برا آتا ہے, تم نے ملک کے لیے لڑ رہے ہو, شہادت ہے اس میں. اس کو اتنا حوصلہ ملا, اتنا خوش ہوا, گیا وہ کہہ رہا ہے ٹھیک ہے میں نہیں چھوڑتا. تو ہم بھائی کسی کی عقیدت یا کسی کی دشمنی میں اتنے آگے نہ جائیں کہ اپنے ملک کو ہم داؤ پہ لگا دیں. یہ جو بےچارے عام فوجی ہوتے ہیں ان کو تو موٹیویشن کی ضرورت ہے, تو ان کو تو حوصلہ چاہیے لڑائی کے لیے. تو آپ ذاتی یاد, میں مشرف کو کتنا برا کہتا ہوں, اب بھی کہتا ہوں, اس نے بیڑا غرق کیا ملک کا. تو ایسے ہی آپ کسی شخص کو بول دو یار, کوئی ہمیں اعتراض نہیں, کوئی اچھا بھی ہوتا ہے کوئی کسی کو اچھا کہتا ہے. میں ضیاء الحق کو اچھا کہتا ہوں, بہت سے لوگ بہت سے علماء کہتے ہیں دو نمبر آدمی تھا. میرا خیال ہے کہ دو نمبر نہیں تھا, ایک نمبر آدمی تھا. مشرف کو میں کہتا ہوں دو نمبر آدمی تھا, بہت سے لوگ کہتے ہیں ایک نمبر. تو ایسے ہی آصف منیر یا باجوہ کے بارے میں آپ کا اختلاف ہو سکتا ہے, پوری فوج کو ہدف مت بناؤ. سمجھ رہے ہو؟ شہداء کو برا بلا مت کہو، بارڈر پہ لڑنے والوں کو برا بلا میں نہیں کہہ رہا، آپ لوگ کہہ رہے ہو، لیکن اگر کوئی کہہ رہا ہے تو اس کی باتوں میں مت آؤ. تو یہ رینجرز کے لوگ ہیں جو جوان ہیں، میں رینجرز والوں سے ملا ہوں، کہہ رہے ہیں جب یہ کراچی میں امن ہم نے کرنا تھا نا تو ہم غسل کر کے نماز پڑھ کے جاتے تھے کہ پتہ نہیں زندہ آئیں گے کہ نہیں. جو کراچی میں نہیں لیاری میں ڈاکوؤں کا مقابلہ ہوا، اتنی قربانیاں دی ہیں، پھر کیسا امن ہوا؟ ابھی سندھ گورنمنٹ رینجرز کو اختیارات ہی نہیں دے رہی ہے، اس لیے کراچی میں بدامنی ہے. اگر سندھ گورنمنٹ رینجرز کو اختیارات دے دے تو آپ دیکھو دو ہفتے میں سب سیٹ ہو جائے گا، پکڑ پکڑ کے شوٹ کریں گے وہ. تو اختیارات نہیں دے رہی سندھ گورنمنٹ. تو اور کیوں نہیں دے رہی؟ سندھ گورنمنٹ کو پتا ہے کہ ان کو بدامنی رہے، ان کو کراچی والے عادی ہو گئے ہیں، اسکور گن رہے ہوتے ہیں کیا. اور سندھ گورنمنٹ میں بھی سارے برے نہیں ہیں. جب میں سندھ گورنمنٹ کو برا کہتا ہوں، اسپیسیفک ان لوگوں کو کہتا ہوں جو ان حالات کے ذمہ دار ہیں، ورنہ سندھ میں ہم ملے ہیں کچھ لوگ بڑے خاندانی بھی ہیں سندھ گورنمنٹ میں. یہ جو آپ کا یہ ہے گورنر، میں تو ذاتی طور پر ان کو بہت پسند کرتا ہوں، کامران ٹیسوری صاحب. اب اس کا بیچارے کا امن سے کوئی تعلق نہیں ہے نا، اس کا ہیڈک تھوڑی ہے یہ. تو لیکن میں ذاتی طور پر ان کو پسند کرتا ہوں، آپ نہ کریں، اس اختلاف رائے ہو سکتا ہے. تو سندھ میں گورنمنٹ میں اچھے لوگ بھی ہیں، لیکن جو ان حالات کے ذمہ دار ہیں ان کو ہم بہرحال کہتے ہیں کہ یار تم نے کراچی میں خون کی ندیاں بہہ رہی ہیں، تم کنٹرول نہیں کرتے، اور ابھی جب رمضان آتا ہے تو آپ دیکھو پھر تو کیا ہو جاتا ہے. اللہ تعالیٰ سمجھنے کی عمل کی توفیق عطا فرمائے. تو بھائی آپ ڈاکوؤں کو پکڑ کے لڑکایا کرو، بہت ثواب ملے گا.